نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تيسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد دار قرآن 2021 DQ 21 آج ہم اس کا پارہ نمبر 13 کریں گے وما اوبر ریو پارے کے نام پہ بھی چند سیکنڈ ضرور غور و فکر کیا کریں کہ یہ نام اور یہ ترتیب اللہ تعالیٰ کی دی ہوئی ہے اور میں نہیں بے گناہ سمجھتا یا میں نہیں بیزار ہوتا مراد یہ ہے کہ انسان اپنے نفس کو ہمیشہ ٹٹولتا رہے اور ان چیزوں کو دیکھنے سے پتہ چلتا ہے کہ کس طریقے سے آپ لوگ اپنے آپ کو اللہ تعالیٰ کی اس کتاب کے ساتھ لے کر چلیں. تو آئیے ذرا تھوڑا سا کچھ چیزیں آپ کو ساتھ میں دوں. کچھ لوگوں کو لگتا ہوگا کہ ہم شروع میں یہ بہت وقت لگا دیتے ہیں, پھر ہمیں زیادہ دیر سننا پڑتا ہے. تو آپ دیکھیے کہ یہ وہ وقت ہوتا ہے جس کو میں اپنے طور پہ نیویگیٹر کہتی ہوں. ہاں, اگر آپ اس وقت بھاگ دوڑ کے سنیں یا کچھ سنیں کچھ نہ سنیں تو آپ کو واقعی پھر اس سے زیادہ فائدہ نہیں ہوگا, کیونکہ یہ کریم ہوتا ہے, یہ ٹائم کریم آف دی پارا ہے. اس کو جتنا لگا لیں گے باقی تو آپ دیکھیں گے کہ ان شاء اللہ تعالیٰ وقت کے ساتھ ساتھ چیزیں آپ کے سامنے کھلتی ہی جائیں گی. تو وما ابر ریو 13 نمبر پارا, دور قرآن کا موضوع القلب الباخص عن الہدایہ, ہدایت کا طلبگار دل. آج اس بارے میں سے ہدایت کے طلبگار دل نے کیا لینا ہے سوال ایک ہو سکتا ہے ذہن میں. تو اس کا جواب یہ ہے کہ میں اب 12 پارے سننے کے بعد کس فیصلے پہ پہنچی ہوں, میں کس نتیجے پہ پہنچی ہوں. دیکھیے راستے میں یہ جو نتائج ہوتے ہیں نا, یہ بڑے اہم ہوتے ہیں. ابھی ایک دم آپ سے عمل کا تقاضا نہیں کیا جا رہا, لیکن خود سے باتیں کرنا سیکھ گئے ہیں, اور اگر آپ ان ساری چیزوں کو لے کر آگے جائیں گے تو انشاءاللہ آپ محسوس کریں گے کہ بہت ہی زیادہ آپ کو اس میں فائدہ ہوگا. پھر اس کے بعد آپ دیکھیے کہ اس پارے کا مرکزی خیال آج ہمارا بہت ہی زیادہ پروفاؤنڈ ہے, اور وہ کیا, الملل النحل, عروج اور زوال, قومیں کیسے بنتی ہیں اور قومیں کیسے مٹتی ہیں. پورے پارے میں سے آپ کو بتاؤں گی کہ کہیں ہم اپنے نفس کے عروج اور زوال کا شکار ہیں, اور کہیں نفس ہمارا غالب ہوتا ہے تو کہیں نفس لوامہ غالب ہوتا ہے. پھر اس بارے میں سے ہم دیکھیں گے کہ انسان جب قرآن لے لیتا ہے تو اس کی زندگی میں کیا اتار چڑھاؤ آتے ہیں, اور اسی طرح سے پھر ہم اس میں پورے پارے کے ساتھ چلیں گے. لیکن شروع میں جو آج ہمارے پاس تھیم آیت ہے وہ سورۃ الرعد کی آیت نمبر 11 ہے, 11. ان اللہ لا یغیر ما بقوم حتی یغیر ما بانفسہم وَإِذَا أَرَادَ اللَّهُ بِقَوْمٍ سُوءًا فَلَا مَرَدَّ لَهُ وَمَا لَهُ مِن دُونِهِ مِن وَالٍ. کسی قوم کی حالت اللہ تعالیٰ نہیں بدلتا جب تک کہ وہ خود اسے نہ بدلیں جو ان کے دلوں میں ہے. اللہ تعالیٰ جب کسی قوم کی سزا کا ارادہ کر لیتا ہے تو وہ بدلہ نہیں کرتا, اور سوائے اس کے اور کوئی بھی ان کا کارساز نہیں ہے. تو یہ وہی ہے جس کو ایک شعر میں ہم بچپن سے سنتے آئے کہ خدا نے آج تک اس قوم کی حالت نہیں بدلی, نہ ہو خیال جس کو آپ اپنی حالت کے بدلنے کا. تو لکھئے, ہماری حالت نہیں بدلتی جب تک ہمارے دل نہ بدلیں. آج اس پارے کے تھیم کے ساتھ ہم اس کو کیوں لے کر بیٹھے, اس سوچ کے ساتھ لے کر بیٹھے اور اس پہ پڑھیں گے اور سنیں گے کہ ہم نے اپنے دلوں کو بدلنا ہے. اور یہاں آپ کو اللہ تعالیٰ کی ایک سنت بھی نظر آئے گی جس کے اوپر آپ اگر غور کر لیں گے تو انشاءاللہ آپ محسوس کریں گے کہ آپ کو اس کے اندر بہت ساری خیر ملے گی. اور اللہ تعالیٰ کی وہ سنت کیا ہے کہ خدا نے آج تک کس قوم کی حالت نہیں بدلی, نہ ہو جس کو خیال آپ اپنی حالت کے بدلنے کا. یہ اللہ کی سنت ہے. یاد رکھیے گا کہ انسانوں کی اس دنیا میں, اور خاص طور پہ جہاں آج ہم بیٹھے ہیں جس دور جس صدی میں, تو وہاں ہر طرف بگاڑ اور خرابیوں کا تذکرہ تو ہوتا ہے, اور لوگ پریشان رہتے ہیں کہ یہ کیسے ہوگا, یہ کیا ہوگا, کس طریقے سے یہ سارے معاملے ہوں گے. تو زندگی کا ایک خلاصہ بنائیے، ان اللہ لا یغیر ما بقوم، اللہ تعالیٰ نہیں بدلتا کسی قوم کے حالات کو، حتی یغیر ما بانفسہم، یہاں لفظ انفسہم میں آپ کا آج کا دل چھپا ہوا ہے، نفس، جب ہمارا دل ہماری گمراہیوں پہ مطمئن ہو جاتا ہے، جب ہم ماضی سے سبق لینے کی بجائے حال کے رونے روتے رہتے ہیں، کیسے وقت میں پھر اللہ سبحانہ تعالیٰ کی یہ سنت ہے کہ آپ روئیں، آپ دھوئیں، آپ شکوے کا ذکر کریں، اظہار کریں، گلے کریں، کچھ بھی کریں، لیکن اللہ سبحانہ تعالیٰ آپ کی حالت نہیں بدلے گا، کب تک؟ جب آپ تک آپ خود نہ بدلیں۔ دنیا میں لوگوں کے جینے کے کیا طریقے ہیں؟ اگر آپ دیکھیں کہ اس دنیا میں جہاں میں اور آپ جیتے ہیں نا، تو کچھ لوگ صرف عظمت کی راہ پہ چلنے والے ہوتے ہیں اور کچھ فرائض کی راہ پہ چلنے والے ہوتے ہیں۔ وہ لوگ جن کو صرف اپنی ذاتی زندگی اور اپنے گھر کے حالات ہی موافقت کی طرف نہیں مائل کرتے، تو ان کو کیا کرنا ہوتا ہے؟ وہ فرائض کی راہ پہ جئیں گے انشاءاللہ، لیکن کچھ لوگ ایسے ہوتے ہیں کہ جن سے اللہ تعالیٰ کچھ بڑے کام لینا چاہتا ہے، اس سینس میں کہ اللہ نے ان کو حالات ہی ایسے دیے ہوتے ہیں کہ وہ بڑے کام کر سکتے ہیں، اور وہ لوگ اگر پھر ایسے وقت میں اپنی زندگی کو ضائع کر دیں اور وہ بالکل بھی اس چیز سے فائدہ نہ اٹھائیں جو ان کو اللہ نے دی ہے، تو پھر اللہ کی پکڑ آتی ہے۔ آج اگر ہم دیکھیں تو ایک جملہ لکھ لیجئے کہ قربانیاں دینے والے قوموں کی تقدیر بدل دیتے ہیں۔ اپنے لیے آج اس جملے کو لے کر آگے چلیے، کیونکہ آپ ماشاءاللہ قرآن پاک کے عمود پہ آگے ہیں۔ اگر کسی بھی پہاڑی مقام کو دیکھیے تو نیچے سے اوپر اور اوپر سے پھر نیچے جانے کے بیچ میں جو کچھ وقت مڈل پوائنٹ ہوتا ہے نا، ہم قرآن پاک کے پاروں میں ادھر ہیں، یعنی 13, 14, 15 اور اسی طرح دو ادھر کر کے ایک سٹیپ بنائیے اپنے تصور میں کہ پہاڑ کی چوٹی کو سیدھا کیا گیا ہے اور آپ اس کے اوپر کھڑے ہیں اس وقت، اور آپ وہاں کھڑے ہو کر کیا کر رہے ہیں؟ آپ یہاں بیٹھ کر اپنے لیے ایک فیصلہ کیجیے۔ آج قرآن کی یہ محفل جس میں آپ اور میں موجود ہیں، یہ فیصلے کرنے والی جگہ ہے، تو یہاں ایک فیصلہ خود سے کیجیے کہ میں نے کیا کرنا ہے۔ کیا میں نے صرف فرائض کی سطح پہ جی کر اپنے آپ کو اس دنیا سے لے جانا ہے؟ ٹھیک ہے، اگر آپ کا یہ فیصلہ ہے تو آپ سے کوئی اس سے زیادہ تقاضا بھی نہیں کرے گا۔ انشاءاللہ اللہ سبحانہ تعالیٰ آپ کو آپ کی ذاتی اصلاح پہ، آپ کے بچوں کی اصلاح پہ اور آپ کے معاملات پہ دنیا سے لے جائے گا، لیکن اگر آپ کے حالات موافق ہیں، اللہ سبحانہ تعالیٰ کی نعمتوں کے سائے میں ہیں آپ پورے، تو پھر آپ کو اگلا فیصلہ کرنا چاہیے کہ میں عظمت کی راہ پہ چلوں گی۔ عظمت کی راہ پہ چلنے والے کیا ہیں؟ خود چلتے ہی نہیں، دوسروں کو بھی چلاتے ہیں، خود ہی ہدایت پہ نہیں رہتے بلکہ دوسروں کو بھی ہدایت پہ رکھنے کی خواہش ہوتی ہے، تو ایسے ہی قربانیاں دینے والے لوگ قوموں کی تقدیر بدل دیتے ہیں۔ آج اگر ہم اپنے ارد گرد کچھ لوگوں کو کامیاب دیکھتے ہیں جن کو آپ ترقی یافتہ قومیں کہتے ہیں، تو ذرا سا غور کیجئے کہ آخر ان میں کیا ہے، کیونکہ ہم قوموں کے عروج اور زوال کو پڑھنے والے ہیں، تو ہمیں تاریخ کو بھی دیکھنا ہے، ہسٹری کو دیکھ کر ہم ان چیزوں کو اگر لے کر چلیں گے تو ہمیں حقیقت میں یہ سمجھ آ جائے گی کہ امت مسلمہ کل تک کیا تھی۔ آج اگر جن لوگوں کو آپ ترقی یافتہ قومیں دیکھتے ہیں اور کہتے ہیں، اگر آپ تھوڑا سا ماضی کے نقشے میں جھانک کر دیکھیں، تو ایک وہ وقت تھا کہ مسلمانوں کا روب تھا، ویسٹ میں عورتیں ویلز پہن کر نکلتی تھیں، ہر معاملے میں وہ مسلمانوں کو کاپی کرتے تھے، شہزادے مسلمانوں کے جبے پہنتے تھے، اپنے سفروں کے دوران وہ کس طریقے سے خوبصورت طریقے سے آپ دیکھیے کہ بنے ہوئے قطعے اور اسلامک جو آرٹ ورک تھا اس کو لے کر اپنے محلات میں لاتے تھے، لیکن اگر آج ہم دیکھیں تو ہم کدھر چلے گئے؟ آج ہمارے اندر ترقی یافتہ قوموں کی وہ عادات میں سے ایک عادت نہیں دکھتی۔ عمومی طور پہ آپ دیکھتے ہیں کہ یہ لوگ وقت کے پابند ہوتے ہیں، ایک منظم قوم کی طرح آپ کو اپنے سامنے دیکھتے ہیں، پھر یہ لوگ محنت کے بھی عادی ہیں، وعدوں کے پابند ہیں، تعلیم کے مواقع ادھر بہت زیادہ ہیں، ریسرچ ورک ان کے اندر ہے، کاموں پہ توجہ دیتے ہیں، نئی نئی ایجادات آپ کو ویسے سے دکھتی ہیں، عدل اور انصاف آپ کو ان ملکوں میں فراہم ہوتا ہوا دکھتا ہے، پھر ان کے معاشروں میں عمومی طور پر امن اور چین ہوتا ہے، پھر اسی طرح یہاں کے اسکول، ادارے، ہاسپٹل، ملازمتیں، یہ سب آپ کو بہت آرگنائزڈ اور ڈسپلن دکھتا ہے، مساوی حقوق ہوتے ہیں۔ اب یہ اس نقشے کو ذہن میں رکھیے، ہم اور ہمارے بچے جنہوں نے ہسٹری نہیں پڑھی، جنہوں نے ماضی نہیں دیکھا، وہ کیا سمجھتے ہیں کہ غیر مسلم ہونے کی وجہ سے یہ ترقی کرتے ہیں؟ کم کپڑے پہننے کی وجہ سے یہ ترقی کرتے ہیں. حالانکہ اگر آپ دیکھیں تو امت مسلمہ کے پاس اتنی خوبصورت تاریخ، اتنا خوبصورت کلچر ہے کہ آپ اس پہ حیران ہو جاتے ہیں. کہاں مسلمان عظمت کی داستانیں رقم کرتے تھے. ہسپانیہ کو دیکھیے، ترکی کو دیکھیے، اور فرانس کے دروازے پر مسلمان پہنچ چکے تھے، اور آج ہم اپنے ملکوں میں بھی آزاد نہیں ہیں. وہ لوگ جو کل تک ہمارے نقش قدم پہ چلتے تھے، آج ہم ان کے نقش قدم پہ چلنا چاہتے ہیں. اور آج آپ دیکھیے کہ وہ قومیں جن کی بگڑی ہوئی عادات ساری مسلمانوں میں آ گئیں، کہاں لوگ ہمیں رول ماڈل کہتے تھے، اور آج ہم انہی جوتوں کو چاٹنے لگ گئے جو ہمیں ٹھڈے مارتے ہیں. وی لیک دا بوٹ دیٹ کیکس اس. وجہ کہ ہم ڈھیلے ہو گئے، ہمارا ہر سسٹم ڈھیلا ہو گیا. ہم ڈھیلے رہنے کو پسند کرتے ہیں. اور وہ کہتے ہیں نا کہ وائے ناکامی متائے کارواں جاتا رہا، کارواں کے دل سے احساس زیاں جاتا رہا. آج ہمیں خود بھی احساس نہیں کہ ہم کدھر چلے گئے. ہر معاملے میں ڈھیلے، شادی کے اوپر کارڈ پہ جو وقت ہے اسے 2 گھنٹے پلس کر کے گھر سے جائیں گے تو آپ کی عزت رہ جائے گی، اور وقت پہ جائیں گے تو کرسیاں لگ رہی ہوں گی. ڈسپلن کروانے والوں سے ہم ناراض رہتے ہیں. ماسی نہیں آئی، میں نے چھٹی کرنی ہے. آج میرے گھر میں پلمبر آ رہا ہے، مجھے چھٹی کرنی. یعنی چھٹیوں کی شوقین قوم، کام کی کوالٹی کا احساس نہیں ہے. میڈیوکرز بننے کو رحمت سمجھتے ہیں، اور ابو دا ایوریج ہونے کا تو کبھی سوچا نہیں. اور اگر آپ کسی بھی قوم کا مزاج سمجھنا چاہیں نا، تو ان کی گفتگو کے موضوعات سے سنا کریں. آج ہماری گفتگو کے موضوعات کیا ہیں؟ عورتیں ہیں تو اچھے کپڑے، زیورات اور سیلوں کی باتیں کرتی ہیں، اور پھر اچھے کپڑے زیورات عزت اور ذلت کا معیار بن گئے. اور اگر مرد ہیں تو وہ سیاست کو اور جائیدادوں کو ہی رکھتے ہیں. ہوا کیا، بگڑی قومیں بن گئیں، اور بنی ہوئی ایک قوم جو امت محمدیہ تھی وہ آج بگڑ گئی. کہاں تھے اور کہاں پہنچ گئے؟ کیا تھی ہماری عزت دنیا میں؟ کیا تھا ہمارا روح؟ لیکن آج ہمیں یہ احساس تک نہیں کہ ہم نے کیا کھویا اور کیا پایا. ضرورت اس بات کی کہ تبدیلی لائی جائے. آپ کو مجھے اپنی زندگی کے اندر ان ساری چیزوں کو لانے کے لیے آج اس چیز کو دیکھنا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کے دور سے پہلے کا جو دور تھا، جب کہ اسلام ابھی آنا شروع ہوا، اس وقت جس چیز نے تبدیلی پیدا کی وہی چیز آج ہوگی. امام ابن تیمیہ کا ایک بڑا معروف قول ہے کہ جس چیز نے ماضی میں امت کی اصلاح کی تھی، قوم کی اصلاح کی تھی، حال میں بھی وہی کرے گی، اور وہ ہے یہ کتاب. تو تبدیلی کا نقطۂ آغاز اس کتاب سے ہوگا جو اس وقت آپ کے ہاتھ میں اور میرے ہاتھ میں. ماں کے ہاتھ میں کتاب ہوگی تو بچہ بھی کتاب پڑھے گا. اور افسوس ہے کہ آج اگر ہمارے گھروں میں کتاب آئی بھی تو فیشن میگزین کے نام پہ آئی، ڈائجسٹ کے نام پہ آئی. اب بتائیے کہ ایسی بنجر گودوں سے سرسبز نسلیں کیسے نکلیں گی؟ ضرورت ہے اس بات کی کہ انسان اپنے آپ کو دیکھے اور اس کے بارے میں غور کرے. اور ہم سب جتنا زیادہ اس کو دیکھیں گے اپنے اوپر، سوال لکھیے کہ پھر مسلمان قوم کیسے عروج اختیار کرے. یعنی آج اگر آپ دیکھیں کہ دنیا کی دوسری قومیں، ایک جملہ بلکہ لکھ لیجئے تو آپ کو شاید پورا وقت فائدہ دے گا، کہ عام لوگ، یعنی دنیا میں عام لوگوں کے دنیا میں آنے جانے کے یہ سارے معاملے جو بھی ہم نے دیکھے، اور دنیا کی ترقی جس میں گیجٹس کا بنانا، سائنس کی ترقی، اور اسی طرح میڈیا کا ہاتھ میں ہونا، لیکن امت مسلمہ کے عروج کی سب سے بڑی چیز ایک ہی ہے کہ جتنا اللہ کی کتاب، اللہ کی بات کو مانتے جائیں گے، جتنے اچھے مسلمان بنتے جائیں گے اتنے آپ کو عزت ملے گی، اور جتنا نیچے جائیں گے اتنی گمراہیوں میں پڑ جائیں گے. کتاب پہ عمل آپ کو اس دنیا کا لیڈر اور ورلڈ لیڈر بنا دے گا. اور اس کتاب سے آپ اپنے آپ کو پیچھے رکھ لیجئے تو آپ خود ہی دیکھیں گے کہ کس طریقے سے ہوا. تو اگر آپ دیکھیں کہ امت مسلمہ کے جو زوال ہوئے، اگر اس کو میں 5 لفظوں میں دوں تو آپ خود لکھیے گا تاکہ آپ کو پھر عروج کی کہانی بھی سمجھ آئے. امت مسلمہ کے زوال، فکر غلامی اور شکست خوردگی کا احساس. یعنی وی آر ایمبیرسڈ مسلم، ہم غلام ہیں، اور واقعی آج بھی غلام ہیں. ہم انہی کے جھنڈے پہنتے ہیں جن کو ہم بعد میں باتیں کرتے ہیں، ہم جن کے ساتھ جنگ کی باتیں کرتے ہیں، انہی کی فلمیں دیکھ کر سوتے ہیں. یعنی آج شکست خوردگی کا احساس ہے. پھر اسی طرح سے ہم رجعت پسند ہو گئے، بیک ورڈ ہو گئے، بیک ٹو بیسک پہ چلے گئے، اور آئین سے انحراف کیا. تیسری بہت بڑی وجہ جو امتوں کے زوال کی اور امت مسلمہ کی، وہ اختلاف اور انتشار تھا. آپ اسپین کی ہسٹری پڑھ لیجئے، آپ پوری ہسٹری پڑھیے، آپ دیکھیں گے کہ جہاں بھی امتیں بن کے ٹوٹی اس کی وجہ اختلافات تھے، جھگڑے تھے. پھر دین اور سیاست کو جدا کر دیا، یہ چوتھا سبب ہے زوال کا. اور پھر ماڈرنزم یا مغرب زدگی، یہ پانچ بڑے اسباب پانچ انگلیوں پہ پھر بول دیتی ہوں، شاید آپ نہ لکھ سکے ہوں کہ آج ہم فکری طور پہ غلام ہو گئے، شکست خوردگی کا احساس ہمارے دلوں میں آنے لگا، پھر دوسری بات ہم رجت پسند ہو گئے، ہم آگے نہیں بڑھ رہے، ہم قدامت پسند، ہم تنگ دل ہو گئے، نیرو مائنڈیڈ ہو گئے، پھر اختلافات میں پڑے، فرقوں اور گروہوں میں پڑ کے ہم نے امت کا بیڑا غرق کر دیا اور اپنے ہی دوسرے گروہ کے ساتھ لڑتے رہے، ہم نے کہاں باطل کے ساتھ لڑنا تھا، اور چوتھی وجہ کہ ہم نے دین اور سیاست کو الگ کر دیا۔ پانچویں چیز یہ کہ ایک عمومی، اور یہ اس وقت سب سے بڑھ کے ہے، یہ تو گاؤں میں رہنے والے کے بھی دماغ پہ ہے اور کسی بڑے پہ تو ہوگی، کہ ہمیں ماڈرن دکھنا ہے، ہم مغرب زدگی کا شکار ہو گئے، ہمارے اندر مروبیت ہو گئی، تو پھر سوال لکھے پھر اسباب عروج کیا ہیں، تو چھ اسباب ہیں عروج کے، اگر آپ اس کو لکھ لیتے ہیں تو آپ کو فائدہ ہو جائے گا انشاءاللہ۔ آزادی، ذہنی آزادی لائیے، آپ کے اپنے اندر اپنی ایک آزادی کا خیال آنا چاہیے کہ کس طریقے سے میں اپنے آپ کو آزاد کروں، ایک مسلمان کی ایک اپنی سوچ ہوتی ہے، مسلمان کبھی دبکے نہیں رہتا۔ پھر اپنے اندر غیرت پیدا کرنی ہے، خودی کا احساس، اسی خودی کے احساس کو جاگر کرتے کرتے علامہ اقبال دنیا سے چلے گئے کہ خودی کو کر بلند اتنا، آج ہمارے اندر خودی نہیں، ہم بھیک مانگتے ہیں، ہم ایڈ لیتے ہیں، ہم دوسروں کے قوانین کو ماننے کے پر مجبور کر دیے جاتے ہیں کیونکہ ہم ان سے بھیک مانگتے ہیں اور ہم بڑے خوش ہوتے ہیں فلاں ملک سے اتنی ایڈ آ گئی۔ تیسری چیز، ہمیں اتحاد اور اتفاق لانا ہوگا اپنے اندر، جتنا زیادہ امت مسلمہ جڑ کے رہے گی اتنا فائدہ ہوگا۔ ہم نے دوسروں کے جڑنے کی کیا بات کرنی ہے، ہم تو دین کے نام پہ نہیں جڑتے، جو سارا دن لوگوں کو اطلاع دیتے ہیں اور بتاتے ہیں اتحاد اور بہت اچھی، وہ خود آپس میں نہیں جڑتے، غیر آپ کے ساتھ کسی اچھے کام پہ تعاون کر دے گا لیکن اپنا نہیں کرے گا، کیونکہ وہ دین کے نام پر آپ کو اپنا مخالف سمجھتے ہیں۔ پھر اسی طرح سے اگلی چیز جس سے آپ کو مجھے فائدہ ہے کہ مذہب کی ضرورت کو اپنی زندگی میں محسوس کیجئے، رجوع بھی آئین آئین این اللہ کا جو آئین ہے، اللہ نے جو آپ کو دیا، آپ کہہ لے کہ رجوع اللہ، قرآن کے ذریعے اللہ کے دیے ہوئے قوانین کی طرف آنا، اور پھر اگلی بات امید آئندہ، آگے بڑھنے کی امید کہ نئی روشن مستقبل ہے۔ پارا آپ کے ساتھ ایک پورا شیئر کیا اس تھیم پہ کہ آپ کیوں مایوسیوں کی باتیں کرتے اور سنتے ہیں، امت مسلمہ کو اللہ تعالیٰ یہ امید دلاتے ہیں کہ مستقبل تمہارا ہی اچھا ہے، اور ضرورت اسی بات کی کہ جب آپ ان ساری چیزوں کو پڑھ لیتے ہیں، سیکھ لیتے ہیں، سمجھ لیتے ہیں، تو پھر اللہ تعالیٰ آپ کے راستے آسان کرتا ہے۔ کریں کیا؟ خود کو تبدیل کرنے کا عہد کریں، ہم میں سے ہر ایک بہترین امت بننے کے لیے اپنا حصہ ڈالے۔ آج کے پارے کے اندر بے شمار آیتیں ایسی آ رہی ہیں، ذرا شمار تو ہم کر ہی سکتے ہیں، محاورت تو نہیں بول رہی ہوں، لیکن ہر آیت پہ کم از کم اس موضوع پہ 5-10 منٹ بات ہو سکتی ہے، جو ہم نہیں کر سکیں گے اشارے دے کر آگے چلتی جاؤں گی، لیکن آج اس وقت شروع میں اپنے آپ کو فوکس کیجئے، میں نے خود کو تبدیل کرنا ہے، اور ہر ایک امت کا فرد بنے گا، کیونکہ اللہ تعالیٰ کی ایک سنت ہے کہ فطرت افراد سے اغماس بھی کر لیتی ہے، کبھی کرتی نہیں ملت کے گناہوں کو معاف۔ ایک ایک بندہ گناہ کرتا ہے نا، ون بائی ون انڈیویجلس، تو اللہ تعالیٰ اس کے اوپر بات کر لیتے ہیں، سو کے، لیکن جب ساری امت کا ایک ہی معاملہ، ایک بندہ سود میں پڑا، چلیے ٹھیک ہے، تو ساری ملت ہی سود پہ چلی گئی، ایک اگر برے کاموں پہ گیا تو سو کے، تو جب سب جائیں تو اللہ تعالیٰ ایسی چیزوں کو معاف نہیں کرتی۔ اور دوسری بات یہ کہ نعمتوں کی قدر نہ کی تو نعمت چھن جائے گی، یہ آج ہم پڑھیں گے اس بارے میں سورت ابراہیم کی آیت 7 میں، کہ اگر نعمتوں کی قدر کرو گے، شکر کرو گے، تو نعمت بڑھ جائے گی۔ اور آج اس وقت سکون کی نعمت، خوشی کی نعمت، اور اسی طرح بہت ساری مادی اور روحانی نعمتیں ہم سے چھن جا رہی ہیں، اور پھر اپنی ہستی کو پہچانی ہے۔ ایک جملہ اپنی زندگی سے آج کے بعد نکال کر پھینک دیں، کھرچ دیں اس کو، کیا کہ میں کیا کر سکتی ہوں، میرے سے کیا ہونا ہے، ایک میں کیا کروں، اتنی بڑی امت۔ تو یاد رکھیے کہ افراد کے ہاتھ میں ہے اقوام کی تقدیر، ہر فرد ہے ملت کے مقدر کا ستارہ، آپ اور میں اس مقدر کو بدل سکتے ہیں انشاءاللہ تعالی، اور اس کے لیے پھر آج کی خوبصورت دعا ہے، یہ آج کے تھیم کے ساتھ ساتھ پڑھتے رہیے کہ فاطر السماوات والارض انت ولی فی الدنیا والآخرۃ توفنی مسلما والحقنی بالصالحین۔ زمین و آسمان کے بنانے والے، تو ہی دنیا اور آخرت میں میرا سرپرست ہے، میرا خاتمہ اسلام پر کر اور انجام کار مجھے صالحین کے ساتھ ملا دے۔ سورت یوسف میں آیت 101 میں یہ دعا حضرت یوسف کی مانگی ہوئی دعاؤں میں سے ہے، جب دنیا کی ہر نعمت مل گئی، گھر والے بھی مل گئے، سب کچھ مل گیا، تو پھر ان کو اس وقت اس دعا کی ضرورت تھی. آج امت مسلمہ کے ایک ایک فرد کو اس دعا کی ضرورت ہے. ہمیں نیک لوگوں کا ساتھ چاہیے، کوئی ایسے لوگ جو ہمیں اللہ کی یاد دلائیں. اور میں تو آپ سے یہی کہوں گی کہ آپ جس قرآن کے ساتھ آج جڑ گئے نا، آپ اس کو زندگی بھر مت چھوڑیے. آپ کو اللہ نے اچھے ساتھی دیا، آپ اس سے پہلے روم میں دعائیں سیکھ رہے ہوتے ہیں، ڈسکشن ہوتا ہے، اینڈ پہ آپ اپنی شیئرنگز کرتے ہیں. بس دعا کیجئے کہ الحقنی بالصالحین. اور اس کا ایک راز آپ کو بتا دوں، یہ دور قرآن پورا نہ ہو پائے اس سے پہلے آپ اگلے کسی بھی کورس کو کمٹ کر لیجئے. اس لیے نہیں کہ ہمیں ضرورت ہے آپ کے کورس کی، آپ کو ضرورت ہے ایک اچھے گروہ کی، کیونکہ وہ گروہ وہ ساتھ اچھا ہوتا ہے. بعض دفعہ آپ علم لینے کے لیے نہیں آتے، علم آپ کے پہلے ہی بہت ہوتا ہے، لیکن ہمیں انرجی ملتی ہے. ہمارے جو ایڈمنز ہیں جو کام کرتے ہیں ساتھ، ان کے لیے ہم نے ونس اے ویک کا کورس رکھا ہوا ہے جو صرف ایڈوانس لوگوں کو دیا جاتا ہے. ہر ایک اس کی اجازت نہیں ملتی کیونکہ اس کی کچھ کرائیٹیرین ہے. وہ الحکمت البالغ ہے، رمضان کے بعد وہ ہمارا دوبارہ اپنے اسی بیس پہ آئے گا. اسی کے سارے سٹاف کو اس وقت الحمدللہ ڈیوٹیز دی جاتی ہیں کیونکہ وہ ہمارے سٹاف کا گروپ ہے. لیکن چلیے، اس تک تو آپ کی پہنچ ابھی نہ بھی ہوئی، لیکن آپ اس دورے قرآن کے بعد ہر چھوٹی اور بڑی چیز جو آپ کے سامنے آئے اس کو پیچھے کرتے ہوئے سبیل الجنہ 21 کی نیت کیجئے کہ اللہ الحقنی بالصالحین SJ 21. کیوں؟ کہ یہی کورس ہے جو پورا سال آپ کو یاد دلاتا رہے گا کہ آپ کے عروج کا راز یہ ہے کہ آپ اس کتاب کے ساتھ جڑ جائیں. اور حدیث لے لیجئے آج کی، ابن ماجہ کی روایت، کتاب الزہد باب ذکر الموت 4259 نمبر کی حدیث. صحابہ کرام نے اللہ کے نبی سے پوچھا کون سے مومن زیادہ عقل مند ہے. دیکھیے عقل مندیوں کی باتیں. آپ نے فرمایا موت کو کثرت سے یاد کرنے اور موت کے بعد کے لیے اچھی تیاری کرنے والے، یہی لوگ زیادہ سمجھدار ہیں. آج کل موت رقص کرتی دکھتی ہے. کل مجھے کسی نے کہا کہ اتنی موتیں ہوئی ہیں کہ پچھلے 2-3 دنوں میں آلموسٹ 30 سے شاید 40 کا فگر لکھا تھا، کہ اتنی خبریں ادھر سے ادھر سنی ہیں موت کی. اور ایک بچی کی، ماں بیٹی کی بات جو ماں کے بارے میں کہہ رہی ہے کہ بس موم از ریڈی ٹو گو، تو ہم وقت کو انتظار کر رہے ہیں کہ ان کے جانے کا وقت ہے. تو کیا پتا اگلا نمبر کس کا ہے. اللہ تعالیٰ آپ کو مجھے کچھ کرتا ہوا جانے دے. اور آپ کو پتا ہے کہ آپ ایک دفعہ جب کسی ایک اچھی چیز کے ساتھ اپنے آپ کو جوڑنے کی نیت کرتے ہیں نا، پھر وہ موقع جب مرضی آئے لیکن آپ اس میں آئیں گے. اور ناروے سے سننے والے ساتھیوں کو بھی یہ بتا دوں، آپ جتنے لوگ اوسلو یا باہر سے سن رہے ہیں، آپ سب ایک دعا کر لیجئے آج سے کہ ہم نے اسکول کو اپنے لیے ایک میٹنگ پوائنٹ بنا کر اپنے آپ کو صحبت صالحین میں رکھنا ہے. والحقنی بالصالحین، یہ جگہیں محبت بھی دیتی ہیں، انرجی بھی دیتی ہیں، پیار بھی دیتی ہیں. ہمیں کچھ بھی یہاں آ کر نہ ملے، لیکن میں ماشاءاللہ لوگوں کی شکلوں سے دیکھ رہی ہوتی ہوں، وہ جتنے خوش ہوتے ہیں جو ایک دوسرے کو دیکھ کر. گھر میں تو اس وقت ہو سکتا ہے کہ 12 بجے ہوں منہ پہ، ہاں گھر والوں کو کہا نصیب ہے ہمارے اتنے اچھے چہرے دیکھنا. تو اپنے آپ کو اسکول کے ساتھ اس رنگ سے جوڑ کر رکھیے کہ آپ نے یہاں سے انرجی لینی ہے جو بعد میں دینی ہے. آگے چلتے ہیں پارہ 13 میں موجود دل اور دل کی کیفیات اور کچھ اور چیزیں. تو آیت 82 میں سورت یوسف میں وسل القرية التي كنا فيها والعير التي اقبلنا فيها وإنا لصادقون، آپ اس بستی کے لوگوں سے پوچھ لیجئے جہاں ہم تھے، اس قافلے سے دریافت کر لیجئے جس کے ساتھ ہم آئے ہیں، کہ ہم اپنے بیان میں بالکل سچے ہیں. القلب الخائن پہ یہ کہاں ہے، جہاں یہ آیت آئے گی وہاں آپ کو تھوڑا سا اس کو فلو چارٹ سے دکھاؤں گی. آگے چلتے ہیں سورت یوسف کی آیت 101 توفنی مسلمم والحقنی بالصالحین، یہ قلب مومن کی پکار ہوتی ہے کہ اللہ میرا خاتمہ بالخیر کرنا اور میرا انجام کار اچھا کرنا، نیک لوگوں کا ساتھ دے. ہمارے بڑے اکثر دعا کرتے تھے اللہ قبر بھی نیک کے ساتھ دینا. پھر اس کے بعد قلب مطمئن، القلب المطمئن، القلب المطمئن کون سا ہے، سورت رات کی آیت 28 الذین آمنوا وتطمئن قلوبهم بذکر اللہ، ایسے ہی لوگ ہیں جنہوں نے اس نبی کی دعوت کو مان لیا اور ان کے دلوں کو اللہ کی یاد سے اطمینان نصیب ہوتا ہے. تو کہیے اللہ کی یاد دلوں کا سکون. قرآن از دی فوڈ فار سول، ناٹ اینی تھنگ ایلس. پھر اس کے بعد اس بارے میں ہدایت سے متعلق آیات کا بھی ذرا سا اوور ویو کر لیجئے. ہم دیکھیں گے سورت یوسف آیت 111 میں وہ ہدا و رحمت لقوم یومنون، اور سورت رات کی آیت 27 میں ہم دیکھیں گے وَيَحْدِ إِلَيْهِ مَنْ أَنَا، پھر سورت رات کی آیت 31 میں دیکھیں گے لَوْ هَدَانَ اللَّهُ لَهَدَيْنَاكُمْ، اور پھر ہم سورت ابراہیم کی آیت 4 میں دیکھیں گے وَيَحْدِ مَنْ يَشَا، اور پھر ہم سورت ابراہیم کی آیت 21 میں دیکھیں گے لَوْ يَشَاءُ اللَّهُ لَحَدَ النَّاسَ جَمِيعًا، اور اللہ تعالیٰ آج تو ہمیں بھی ہدایت دے دے. اور اس کے بعد ہم چلتے ہیں اپنے اس حصے پہ جو آج کے ترجمے سے شروع ہوگا. تو اس بارے میں سورت یوسف کی آیت نمبر 53 سے 111 تک ہم پڑھیں گے، اور اب وہ پارے شروع ہو رہے ہیں جس میں ایک سے زیادہ صورتیں آنے والی ہیں. سورت یوسف کے اس آخری حصے میں جن موضوعات کی طرف بات ہوگی اس میں نفس پہ بات ہوگی، جو ابھی شروع ہو جائے گی ابھی انشاءاللہ اگلی ہی آیتوں میں، کہ نفس ہمیشہ برائی کی دعوت دیتا ہے، پھر اسی طرح سے صلاحیت اپنے آپ کو منوا لیتی ہے. حضرت یوسف میں صلاحیت تھی تو وہ منوا لیے گئے. یوسف علیہ السلام اور ان کے بھائیوں کے بقیہ معاملات سیکھیں گے ہم اس میں. اور اللہ کے ہر کام میں خیر ہوتی ہے، یہ آپ کو تقدیر اور تدبیر کا ایک خوبصورت امتزاج بھی دکھے گا. اور پھر یوسف علیہ السلام کے بھائیوں کے معاملے میں یعقوب علیہ السلام کا جو ایک اندیشہ تھا اس کی روشنی میں ہم نظر بد کو دیکھیں گے، اس کی کیا حقیقت ہے، اور پھر دیکھیں گے کہ اللہ کی کیا حکمتیں ہوتی ہیں. یعنی بہت ساری حکمتیں الہی آپ کو دکھیں گی. اور اولاد سے تعلق ان کی ہدایت کا ذریعہ بنتا ہے، تو تعلق کو نہیں کاٹنا یہ ہم یعقوب علیہ السلام کے ٹاپک سے سیکھیں گے. کسی کو اپنے دکھ نہیں سنانے، کیونکہ انما اشکو بسی و خزنی اللہ، ہمارا شکوہ شکایت تو صرف اللہ تعالی کے ساتھ ہے. پھر ہم دیکھیں گے کہ اللہ کی رحمت سے مایوس نہیں ہونا. حضرت یوسف کا کردار آپ کو ہر روپ میں یہاں متاثر کن کردار دکھے گا. اللہ تعالی جب چاہے جس چیز میں برکت ڈال دے یہ اس کے ہاتھ میں ہے. پھر ہم خوابوں کی تعبیر کی کچھ باتیں، کہ خواب سچا ہوتا ہے تو چاہے 40 سال لگ جائیں وہ ہو کے رہتا ہے. سچے مومن کی دعا کیا ہے جو یوسف نے مانگی زندگی کی آخری گھڑیوں میں، اور غیب کی باتیں اللہ نے نبی صلی اللہ علیہ وسلم کو کیسے بتائیں، اور ہر قسم کے شرک سے بچنا کیسے ہے، اور پھر آخرت کا گھر اہل تقویٰ کے لیے ہے. یہاں ہم حضرت یوسف علیہ السلام کی اس دعا کو جس کی بات کرتے ہیں جو بھی ہماری آج کے موضوع میں تھی، اگر اس پہ بھی ایک اوور ویو دیکھیں تو یوسف علیہ السلام کی پچھلی زندگی، کل چونکہ آخری حصہ جلدی میں ہوتا ہے ہمیشہ ہی، تو اس کو تھوڑا سا ابزارب کیجئے. ہم حضرت یوسف علیہ السلام کے پچھلے دور کو اگر دیکھیں تو جو گزر چکا پچھلے پارے میں، تو یوسف علیہ السلام نے مصیبت کو گناہ پر ترجیح دی. یعنی آپ جیل کی وادی میں جیل کی سلاخوں میں جانا پسند کرتے ہیں لیکن گناہ برے ماحول میں نہیں رہے. پھر یوسف علیہ السلام قید خانے میں بھی واسط دیتے ہوئے دکھتے ہیں. بادشاہ کا خواب سچا ہوتا اور یوسف کا ان کی تعبیر کا بتانا. پھر اس طرح دربار شاہی میں یوسف علیہ السلام پر لگی ہوئی تہمت سے بے برات ہوئی، بے گناہی ثابت ہوئی. یہ بھی بات ہے کہ جن کو اللہ نے اپنے کاموں کے لیے چننا ہوتا ہے وہ اپنے دامن پہ کوئی ایک دھبا نہ لگنے دیں. یاد رکھیے وسیاب کا فتح خیر، آپ کی ذات پہ ایک دھبا لگ گیا لوگ آپ سے نہیں آپ کے دین سے دور ہو جائیں گے، کہ یہ قرآن پڑھنے والے، یہ قرآن پڑھانے والے، یہ درس کرانے والے ایسے لوگ ہوتے ہیں. پھر اس طرح دربار میں نائب السلطنت مقرر ہونا اور آئندہ کے لیے تدابیر تھی ان کی، کہ کیسے اللہ نے ان کو جیل کی سلاحوں سے نکال کر مصر کے وزیر خزانہ کے منصب پہ فائز کروا دیا. اور پھر یوسف علیہ السلام کا حسن سلوک بھائیوں کے ساتھ اور ان کو معاف کر دینا. اگر ہم ان سب کو دیکھیں تو آج کے اس پارے کے ساتھ ہم دیکھیں گے یوسف علیہ السلام کی زندگی کے عروج اور زوال پوری سورت کے اندر. انشاءاللہ میں نے آج ایک اور شارٹ کورس کی نیت کی ہے، اگر آپ میں سے جو بھی ساتھی اس میں رہنا چاہیں گے تو کبھی بھی سنیں گے آپ یہ کورس، تو آپ انشاءاللہ ضرور اس کے لیے اپنے آپ کو آفر کریے گا، کہ ہم علم اور حکمت کے موتی چنیں گے. تقریباً 200 موتی جو حضرت یوسف کی زندگی اور سورت یوسف سے ملتے ہیں، وہ انشاءاللہ ایک شارٹ کورس میں ہم میں بھی کسی ینگ بچیوں کے سمر کورس یا کسی اور میں کریں گے. لیکن اگر اس وقت دیکھیں تو ہمیں یوسف علیہ السلام کی اس پوری زندگی کے اندر سے جو بات ملتی ہے، پوری سورت جو ابھی تک پڑی ہے، تو اس میں ہمیں مختلف مناظر دکھتے ہیں کہ کیسے حضرت یوسف علیہ السلام ایک سچا خواب دیکھتے ہیں، اللہ تعالیٰ نے کیسے ان کو بھائیوں کی دشمنی کا شکار کیا. تو سچے خوابوں پر یقین رکھنا چاہیے، حاسد کو حسد کا موقع نہیں دینا چاہیے. ابھی تک ہم نے یہ بھی سیکھا کسی کی طرف سے نقصان کا اندیشہ اگر ہو کسی کو تو اسے آگاہ کر دینا، اس کو غیبت نہیں کہتے۔ اور اسی طرح سے انشاءاللہ تعالی یہ سب چیزیں آپ کو بتاتی ہی جاؤں گی، لیکن حضرت یوسف کی زندگی کے خوابوں کو اور ساری چیزوں کو اگر آپ دیکھیں تو اس کی ایک پوری حقیقت ہے ہماری زندگی میں۔ پھر اسی طرح سے آپ برادران یوسف کی دشمنی کو اگر دیکھتے ہیں تو آیت 11 سے پتہ چلتا ہے کہ کس طریقے سے انہوں نے یوسف علیہ السلام کے خلاف ایک بہت بڑا قدم اٹھایا، لیکن جسے اللہ رکھے اسے کون چکھے۔ پھر اسی طرح سے آپ آگے چلتے جاتے ہیں تو آپ دیکھتے ہیں کہ آیت 11 سے 15 تک حضرت یوسف کے بھائیوں کا جو آپ کے ساتھ معاملہ تھا اس سے تو اللہ نے ان کو بچا لیا، اور پھر آیت 16 سے 18 میں برادران یوسف کا حضرت یعقوب کے سامنے جھوٹا بیان جو ہم پڑھ کے آئے ہیں پیچھے، کہ کیسے دل میں کچھ اور رکھ کر زبان سے کچھ اور لاتے تھے۔ پھر ایک پانچواں منظر ہمیں پچھلی آیتوں میں دکھا جو آیت 19 سے 20 تک تھا، یہ حضرت یوسف کا مصر میں فروخت ہونا تھا۔ اور چھٹا منظر ہم نے دیکھا 21 سے 22 آیت میں، حضرت یوسف کا عزیز مصر کے ہاں اکرام اور سرفرازی نبوت، کیسے اپس اینڈ ڈاؤنز آ رہے ہیں، یہ ہے اصل میں عروج اور زوال کی داستانیں۔ آپ کی زندگیوں میں بھی کبھی کچھ اچھے دن آئیں گے، کبھی برے آئیں گے، تو رونے کی کوئی ضرورت نہیں، اپنے آنسو پوچھ لیجئے۔ جو غم آ گیا اس کو اب خوشی کا پائیدان بنا کر سیڑھیاں چڑھتے جائیے خوشیوں کی۔ پھر آئے 23 سے 24 میں، حضرت یوسف کو دعوت گناہ ملی اور آپ کا کمال عصمت یعنی اپنی عزت کو آپ نے کس خوبصورت طریقے سے بچا لیا۔ اور اس کے بعد اگر آپ آگے بڑھتے ہیں تو آیت نمبر 25 سے 29 میں ایک آٹھواں منظر ہم دیکھ کر آئے، حضرت یوسف پر تہمت اور اللہ کی طرف سے آپ کی مدافعت کا کرنا کرانا، یہ اللہ تعالیٰ کی طرف سے ایک رحمت تھی۔ اور اس کے بعد اگر آپ آگے چلتے ہیں تو آیت 30 سے 32 میں مصر کی عورتوں کا جال اور حضرت یوسف علیہ السلام کی پاک بازی کا قصہ ہم پڑھ کر آ چکے ہیں کہ کیسے انہوں نے یہ معاملہ کیا، اور آگے آیت نمبر 33 سے 35 حضرت یوسف کا قید کو گناہ پر ترجیح دینا، یہ منظر ہم نے دیکھا کہ وہ گناہ کے ماحول میں نہیں رہنا چاہتے، اور جب بندہ دعا کرتا ہے تو اللہ تعالیٰ پھر اس کی دعا قبول کرتا ہے، کیونکہ افلاق سے آتا ہے نالوں کا جواب آخر، اٹھتے ہیں حجاب آخر، کرتے ہیں خطاب آخر۔ اور اس کے بعد پھر 11 منظر، یعنی یہ عروج اور زوال اگر آپ ایک گراف بنا رہے نا تو اوپر نیچے کرتے جائیے میرے ان جملوں کے ساتھ، تو آپ کو ایک بڑا خوبصورت سا فلو چارٹ اس میں نظر آتا ہے۔ تو آئے 36 سے 42 میں حضرت یوسف کا قید خانے کا واس ہم نے دیکھا کہ مومن محسن چاہے قید میں ڈال دیا جائے، چاہے وہ گھروں میں لاک ڈاؤن میں کیوں نہ ہو، وہ کام وہی کرتا ہے جو کرتا ہے۔ کل کسی سے بات ہو رہی، انہوں نے کہا سنائیے کیسا جا رہا ہے، میں نے کہا کہ وہی سب جا رہا ہے جو پہلے بھی جاتا تھا، الحمدللہ کام میں کوئی فرق نہیں پڑا، یہ الگ بات ہے کہ سوشلائزنگ کم ہو گئی باہر لوگوں کو، اور آف کورس ہم اس کو مس کرتے ہیں، ہم نہیں چاہتے کیسے ہی ہو، لیکن یہ اللہ کا شکر ہے کہ اس پورے سال میں کام میں کوئی فرق نہیں پڑا، جو باہر جا کر، جو سفروں میں، جو جہازوں میں بیٹھ کر، اور جتنا کچھ سفر اللہ نے پچھلے 3 سال میں کروا دیا، مجھے لگتا ہے اس 1 سال کے آرام سے وہ اب کافی حد تک پورا ہو گیا۔ کام نہیں رکا، سفر میں بھی کام، گھر میں بھی کام، کیونکہ یہ دنیا کام کی جگہ اور آخرت آرام کی جگہ۔ پھر آگے آپ دیکھ چکے ہیں 43 سے 45 کا 12 منظر تھا یوسف کی زندگی کا، بادشاہ کا خواب دیکھنا، اللہ کیسے ایک مشرک بادشاہ کو خواب دکھا کر حضرت یوسف کے باہر آنے کا سبب پیدا کرتے ہیں، کرواتے ہیں۔ پھر آئے 46 سے 49 میں ایک 13 منظر تھا ہمیں یوسف کی زندگی کی، ایک اور عروج اور زوال کی کہانی، کہ آپ نے خواب کی تعبیر بتائی اور وہ بالکل سچ تھی، جس کے بعد بادشاہ واقعی متاثر ہوا۔ اور پھر آیت 50 جو پچھلے پارے کی آخری آیتوں میں سے آج تھرڈ لائٹ آئی تھی، کہ بادشاہ کا طلب کرنا اور یوسف کا انکار کرنا، یہ 14th اپس اینڈ ڈاؤن تھا یوسف کی زندگی کا، آیت 50 لکھ لیں۔ اور اس کے بعد پھر ایک 15th ڈاؤن اینڈ اپ تھا یوسف کی زندگی کا، آیت 51 سے 53، اور وہ دربار شاہی میں یوسف پر تہمت کی تحقیق تھی، جہاں سے اب آگے ہم چلنے والے ہیں۔ آپ کی زندگی میں یہ 15 جھٹکے لگے ہوں، ابھی میں نے 15 دیے، اور اگر آگے آج کے بھی بتانے لگ جاؤں تو آپ حیران ہوں گے کہ یوسف کی زندگی ایک سٹیبل زندگی نہیں تھی۔ ہم کیوں روتے رہتے ہیں اپنے حالات کے رونے، ہم کیوں کہتے ہیں میرے حالات ٹھیک نہیں, میرے گھر کے نہیں ٹھیک, اب میں خوش بہت ہوں اس لیے کام نہیں کرنا, اب میں دکھی بہت ہوں اس لیے کام نہیں کرنا, اب میں مصروف بہت ہوں اس لیے کام نہیں ہوتا, اب میں فارغ رہتی ہوں سست رہتی ہوں بستر ہی نہیں چھوڑتا اب کام نہیں کرنا, اب میں بیمار ہوں اس لیے نہیں کرنا, اب میں صحت مند بہت ہوں کیونکہ مجھے اب باہر کے بڑے کام ہے تو مجھے یہ کام نہیں کرنا اور وہ نہیں کرنا. تو یاد رکھیے کہ انسان کو ہمیشہ سے ایک بات یاد رکھنی چاہیے کہ جو کرے گا اپنے لیے کرے گا اور جو نہیں کرے گا وہ اپنے لیے ہی نہیں کرے گا. اگر کہیں گے تو اینڈ پہ اگلے بھی اپس اینڈ ڈاؤن دے دوں گی, لیکن اب ہم چلیں گے سورت یوسف پہ آیت نمبر 53 سے 111 تک. ہم اس سورت کے اینڈ تک اس سورت کو پڑھنے والے ہیں. اعوذ باللہ من الشیطان الرجیم, وما ابری نفسی ان النفس لامارۃ بالسوء الا ما رحم ربی ان ربی غفور رحیم. ٹاپک لکھیے, نفس ہمیشہ برائی کی دعوت دیتا ہے. میں اپنے نفس کی پاکیزگی بیان نہیں کرتا, بے شک نفس تو برائی پر ابھارنے والا ہی ہے, مگر یہ کہ میرا پروردگار ہی رحم کرے اپنا, مگر میرا پروردگار ہی اپنا رحم کرے. یقیناً میرا رب پالنے والا, بڑی بخشش کرنے والا اور بہت مہربانی فرمانے والا ہے. تو یہ ہے جی آپ کے دل کی ایک قسم, النفس الامارہ. دیکھیے دل کی جو چار پانچ مختلف کیفیات ہم نے دیکھی تھی, نفس, قلب, فؤاد اور لوب, اور اسی طرح اس میں ایک نفس تھی. تو دل جب نفس میں ڈھلتا ہے تو یہ امارہ تم بسو بن جاتا ہے. تو نفس تو بدی پر اکساتا ہے, اللہ یہ کہ کسی پر میرے رب کی رحمت ہو. اور نفس کے تعلق کے ساتھ ہی پچھلے پارے میں دوست پارے پیچھے بتا چکی ہوں, خواہشات آتی ہیں, تمنائیں آتی ہیں. تو آئیے دیکھتے ہیں نفس کے عروج اور زوال کی کہانی کو. نفس کی تین مختلف اقسام ہوتی ہیں, نفس امارہ, لوامہ اور مطمئنہ. یہاں ترتیب کے اعتبار سے آپ کو نفس امارہ پہلے دکھ رہا ہے, پھر آگے آپ دیکھیں گے سورت قیامت میں نفس لوامہ کا تذکرہ, جو ضمیر کے نام سے بھی بڑا معروف ہے ہمارے ہاں. یہ الگ بات ہے کہ آج کل اکثر لوگوں کا مر چکا ہے یا بیمار ہے. اور تیسرا نفس مطمئنہ جو ہم سورت فجر کی آخری آیتوں میں دیکھتے ہیں. اپنی طبیعت کے اعتبار سے نفس امارہ کیسے ہوتا ہے؟ آپ کو ہدایت کی طلب ہے. اب میں صرف ان لوگوں کو بلانے لگی ہوں, آپ میرے صرف اس وقت آڈینس میری نظر میں وہ ہیں جو پہلی دفعہ قرآن سن رہے ہیں, اور جو اپنے آپ کو بدلنے کی نیت سے سن رہے ہیں, اور جو آپ بدلنا چاہتے ہیں, جن کو اب سمجھ آ گیا کہ یہ بات سچی ہے لیکن ابھی عمل ہو نہیں پا رہا. تو کوئی بات نہیں, پہنچیں گے انشاءاللہ, ایک وقت آئے گا کہ اس کے آخری اگلے مرحلوں پہ بھی جائیں گے. تو ان سب کو ایک بات یاد رکھنی چاہیے, آپ سے کوئی یہ مطالبہ نہیں کرتا کہ آپ پہلے ہی دن پورے پانچ وقت کے نمازی بن جائیں, حاجی بن جائیں, آپ کی داڑھی نکل آئے, آپ ایک بڑے نقاب میں آ جائیں اور سو آن. کیونکہ نفس کے عروج اور زوال سے گزرتے گزرتے ہی جا کر بات بنتی ہے. وہ کہتے ہیں نا کہ مسجد تو بنا دی شب بھر میں ایمان کی حرارت والوں نے, من اپنا پرانا پاپی, بس برسوں میں نمازی ہو نہ سک چکا. تو اگر آپ نے آج تک نماز ہی نہیں پڑھی, آپ نے آج تک وضو نہیں کیا, تو کوئی بات نہیں ہے, آپ کو اللہ تعالیٰ آپ کے اس اپس اینڈ ڈاؤن میں نکالے گا. یہ آپ کا نفس ہمارا غالب تھا جس نے آج تک آپ کو پانچ وقت کی نماز سے بھی دور رکھا, جبکہ آپ پیدائشی مسلمان کہتے ہیں خود کو. تو آج سے نیت کیجیے, آپ بغیر وضو کے نمازیں پڑھتے تھے, ایسے بھی لوگ ہوتے ہیں, تو وضو کی کر کے پڑھنا شروع کر دیں. آپ نے آج تک فرض, سنت, نفل نہیں پڑھے, کوئی بات نہیں, فرضوں سے شروع کر دیجئے. آپ نے کبھی تہجد نہیں پڑھی, کوئی بات نہیں, یہ نفس کے عروج و زوال تو ان کے بھی چلتے رہتے ہیں جو پڑھ کے پڑھانے لگ جاتے ہیں. وہ بھی تو اپنی نمازوں کو دیکھیں, وہ بھی تو اپنے روزوں کو دیکھیں. تو یاد رکھیے ساری زندگی رہے گا, اور لکھ لیں اسی کا دوسرا نام ہے جہاد بن نفس, یہ چلتا ہی رہے گا جتنا آگے آتے جائیں گے, جتنا اس کتاب سے تعلق جڑتا جائے گا, ہدایت کے رستوں پہ آگ فائز ہوں گے, اتنا ہی انشاءاللہ تعالی آپ کا نفس ہمارا دبے گا. نفس ہمارا کو دن بدن چھوٹا کرتے جائیں. اور وہ جو آپ کو دل کی کہانی شروع میں سنا دی تھی ڈے ون پہ ویلکم پہ, اپنے دل کو چیک کیجئے کہ اب اس کا رنگ کالے سے گرے تک پہنچا کہ نہیں پہنچا. تو نفس امارہ جب ہیوی ہوتا ہے تو دل کالا ہوتا ہے, ایک کے بعد ایک دھبا لگتا ہے, اور دھبوں پہ دھبے کر کے دل پورا بلیکش ہو جاتا ہے. نفس لوامہ آپ کا ابھرے گا, اس کتاب کے ساتھ اترے گا. یہ جو آپ کو 12 پارے پڑھنے کے بعد فکر لگ گئی ہے نا کہ اگر میں اس عالم میں مر گیا تو کیا بنے گا, اور میں اگر اس عالم میں دنیا سے چلی گئی تو نہ ختم ہونے والی سزا, میری قبر کیسی ہوگی, میرا حشر کیسا ہوگا, میرا آخرت کا انجام کیا ہوگا. اور دنیا میں تو ہوئی بات ہے نا کہ مر کے بھی نہ چین پایا تو کدھر جائیں گے.
تو کیا ہوگا؟ تو یہ آپ کا نفس لوامہ الحمدللہ اٹھ رہا ہے. مبارک دوں گی نئے ساتھیوں کو, وہ ہماری وہ بچیاں, وہ ہمارے چھوٹے چھوٹے بچے اور ہمارے ینگسٹرز جو اس وقت بھی سن رہے ہیں یا بعد میں سنیں گے, میں ان سب کو مبارک دوں گی کہ دن بدن آپ کا نفس لوامہ مضبوط ہوگا. یہ ہے آپ کے نفس کا عروج اور زوال, اور پھر ایک دن آئے گا کہ آپ نفس مطمئنہ بنیں گے. اللہ بذکر اللہ تطمئن القلوب. اور میں آپ سب کو دعا دوں گی جو یہ ہمارے ساتھ چل رہے ہیں یا جو بھی نیکیوں کے کسی سفر میں کہیں ہیں, اللہ مرنے سے پہلے ان کو نفس مطمئنہ بنائے. ٹینشن ختم ہو جائے گا آپ کا, آپ کا ڈپریشن بھاگ جائے گا, آپ کے دل کے شکوک و شبہات ختم ہو جائیں گے. تو اللہ ما رحم ربی ان ربی غفور رحیم, کہیے رو کر کے یہ میرے مالک میرے پہ رحم کر دے. چار آنسو بہانے سے کچھ نہیں ہوگا, بہا لیجیے, فائدہ ہی ہوتا ہے, دل کا بوجھ جاتا ہے. تو یاد رکھیے کہ اللہ نفس مومن کو اپنی حالت پر کبھی نہیں چھوڑتا. آیت 53 کا یہ فلو چارٹ آپ کو دکھا رہا ہے کہ آپ کے اوپر اگر اللہ کا رحم ہو گیا, آپ اپنی اس موجودہ حالت سے نکلیں گے. دیکھیں نا, برتن کتنا بھی گندا کیوں نہ ہو, ہر روز تھوڑا تھوڑا اس کو دھوتے جائیں, کبھی ویم لگا دیں, کبھی جونا لگا دیں, کبھی اس پہ تھوڑا سا کوئی تیزاب لگا دیں, چمک جائے گا. تو میں آپ سب سے بڑی پر امید ہوں, اور آپ سب ساتھیوں کو میں کہتی ہوں, گناہوں میں ڈوبا پڑا کوئی شخص ہے, اگر کوئی کسی گندگی میں پھنس چکا ہے, میں اس کو بالکل ایسے محسوس کرتی ہوں کہ جس وقت اس نے چمکنا ہے تو سب سے زیادہ چمکنا ہے انشاءاللہ تعالی. تو تین باتیں نوٹ کر لیجئے, اس کے ساتھ کوئی انسان پارسا نہیں ہے, انبیاء کرام کے سوا کوئی معصوم نہیں ہو سکتا, اللہ ہی ان کو بچاتا ہے تو وہ بچتے ہیں. دوسری بات, نفس انسانی انسان کو برائی پر ابھارتا ہے. تو اگر آپ کو ابھار رہا تھا زیادہ, تو کیوں پریشان ہے آپ؟ کسی کو حق نہیں آپ کو برا کہنے کا, آپ کی بری شہرت ہو چکی ہے, کوئی بات نہیں ہے. کوئی آپ کو معاشرے میں عزت نہیں دیتا, کوئی بات نہیں ہے. لوگ آپ کو قرآن کے نام سے نہیں جانتے بلکہ کچھ اور ناموں سے جانتے, کوئی بات نہیں ہے. آپ اب سیدھے ہو گئے, اچھے ہو گئے, جس دن آپ نے چمکنا ہے کسی کو یاد بھی نہیں رہے گا. اور پھر اللہ کی حسوسی نظر رحمت سے انسان بچتا ہے. دعا کیجئے کہ اللہ میرے پہ اپنی نظر رحمت کر دے. آگے ہے 54 سے 57, ٹاپک لکھئے, صلاحیت اپنے آپ کو منوا لیتی ہے. اور یہاں میں ان سب ساتھیوں کو کہوں گی جن کو یہ شکوا رہتا ہے کہ ہمیں کوئی آگے نہیں آنے دیتا, کوئی ہماری خوبیوں کی قدر نہیں کرتا, ہم سے کام نہیں لیا جاتا, یا ہم جو کرنا چاہتے ہیں وہ نہیں دیا جاتا, تو ذرا سنیے گا کہ اگر آپ میں خیر ہے, آپ میں خوبی ہے, تو آپ کو آگے آنے سے کوئی نہیں روکے گا انشاءاللہ تعالی. اور اگر آپ کسی جگہ ایسی کسی کی فرمائش اور کسی کی سفارش سے پہنچ گئے, تو کچھ عرصے میں آپ اترنے والے ہیں اگر آپ کے اندر وہ خوبی نہیں ہے. تو خوبیاں پیدا کیجئے. یوسف علیہ السلام کیسے جیل سے نکلوا کر اپنے تخت پہ بٹھائے جا رہے ہیں بادشاہ کے ذریعے, یہ اللہ کی طرف سے ان کی خوبیوں کو ایک خراج تحسین تھا. وقال الملک تؤنی به استخلصه لنفسي, بادشاہ نے کہا اسے میرے پاس لاؤ کہ میں اسے اپنے خاص کاموں کے لیے مقرر کر لوں. پھر جب اس سے بات چیت کی تو کہنے لگا کہ آپ ہمارے ہاں ذی عزت اور امانت دار ہیں. یوسف علیہ السلام نے کہا آپ مجھے ملک کے خزانوں پر مامور کر دیجئے, میں حفاظت کرنے والا اور باخبر ہوں. کیوں بھائی, نعوذ باللہ اپنا گھر بھرنا تھا, اپنے بینک بیلنس نہیں. یاد رکھیے, یوسف کو یاد ہے کہ اس ملک میں قحط آنے والا ہے. تو یہاں سے عمر نوٹ کیجئے کہ کبھی ایسا لگے کہ کوئی کام جو آپ کو بہت اچھا آتا ہے اور کسی پہ کوئی مشکل پڑی ہوئی ہے اور وہ اس مشکل میں کس کو ڈھونڈے, تو اس وقت خود آفر کر دینا چاہیے کہ آئی کین ڈو دس. یہ نہیں کہ لوگ آپ کو فون کرتے رہے, آپ کو ڈھونڈتے ڈھانڈتے رہے اور آپ ان کو نظر ہی نہ آئیں اور جان چھڑائیں. یاد رکھیے, یہ جو سکلز ہوتی ہیں نا, یہ صدقہ ہوتی ہیں آپ کے اوپر آنے والی تکلیفوں اور غموں کا. تو یہاں دعا کیجئے, اپنی خوبیوں کو والنٹیئر فارم میں لکھ دیجئے, کیونکہ اگر آپ سے کوئی نیکی کا کام لے لے یہی بہت بڑی بات ہے, ورنہ تو لوگ بےچارے ہاتھ میں اپنی سی ویز لے کے پھرتے ہیں کہ کوئی ہمیں کام مل جائے, اور کہاں کوئی آپ کو آفر کرتا ہے کہ آپ دین کا کوئی کام کر لیں, آپ انسانیت کی فلاح و بہبود کا کوئی کام کریں. اور جنہوں نے لبیک کہا ان کے دونوں ہاتھ بھرے پڑے ہیں, دونوں ہاتھ بھرے پڑے ہیں. میں صرف تحسین سے نعمت پہ کہوں گی کہ جوہر آباد اس وقت ہمارا مین کیمپس بنتا جا رہا ہے دن بدن پاکستان میں, حالانکہ ہمارے اور بھی کیمپس ہیں الحمدللہ, اور بھی بنیں گے آگے جا کر. تو پہلا لیکچر جو وہاں اللہ نے دلوایا تھا آج سے صرف 2.5 سال پہلے, یہ آپ کہہ لیجیے اس سے کم و بیش, اس کا نام تھا زندگی کو آسان کیجیے. اور آج ہمارے ایڈمنز اس فلائر کو دیکھ کے ہنستے ہیں. میں ان سے پوچھ کے سنائیں, زندگی آسان ہو گئی ہے؟ کہتے ہیں اب آسان ہو گئی ہے. تین دورے قرآن دن میں کرواتے ہیں ادھر سے ادھر جا کر, اور سائٹس پہ جو کرتے ہیں, اور یہ آن سائٹ ہو رہا ہے جو کچھ جہاں تک لمٹس کے ساتھ ہے. یہ ہے صلاحیتوں کا منوایا جانا. उनके पास खूबियां थीं, कुरान कम था, कुरान आ गया, इधर से उधर लुढ़कते थे, कर रहे थे, सब कर रहे हैं, अभी भी बहुत सारे लोग बहुत अच्छे काम करते हैं। मैं ये नहीं कह रही कि सिर्फ नूरुल कुरान के प्लेटफॉर्म पे कुछ हो रहा है, लेकिन जो मुझे मिलता है मैं तो वो बताने के लिए आपको मुकल्लफ हूं ना। तो अगर आपके अंदर खूबी है लब्बैक कहिए, आप अपनी जगह एक इदारा बन सकते हैं। आज भी हम हमारे कम अज कम मैं 4 से 5 आपको ऐसे इंस्टीट्यूट बता सकती हूँ जो सिर्फ एक फर्ज की वजह से बने, किसी एक सिस्टर का कोई एक मुतालबा, कोई उनका अपनी जगह को डिवोट करना, कोई उनका अपने आप को पेश करना। मुझे जैसे लगता है कुरान पढ़ा हुआ हर स्टूडेंट एक ऐसा प्यारा, वो कह लीजिए कि एक चिंगारी बनता है कि जिधर जाके डाल दी जाती है वहीं अल्लाह की रहमत से कुरान का नूर फैलता है। मुझे आप कोई कहते हैं ना कि हाय मैं मूव हो रहा हूं, मैं जा रही हूं, मेरी शादी हो रही है, जैसे मुझे पिछले दिनों में जोहराबाद से एक सिस्टर्स ने कहा कि देखे बच्चियों ने कुरान पढ़ा है तो इनमें 4-5 की शादी हो रही है और ये बाहर जा रही है। तो वो मुतफक्किर थी कि हमें तो दिन रात स्टाफ की जरूरत है और किधर भेजें, क्या करें, समझ नहीं आ रही। जैसे फौजें नहीं ना पूरी हो रही, इस तरह काम के लिए ये फौज तैयार जो की थी 70-80 लोगों की पूरी नहीं पड़ रही। तो मैंने उन्हें कहा कि कोई बात नहीं, जाने दीजिए इन बच्चियों को, ये जाएंगी कहीं तो तभी तो वहां दीन का काम होगा। तो आज इस जुमले को बार बार खुद से कही कि हर फर्द मिल्लत के मुकद्दर का सितारा, अपने आपको जाया ना करें, आपको जंगल में अल्लाह तआला कहीं भेज दे और एक जुमला लिख लें। पिछले ये 4-5 माह में मैंने 3-4 दफा अपने सेशंस में बोला, अगर आप में खैर है ना, अगर आप में कोई खूबी है, जंगल में जाके डेरा लगा ले, एक एक करके लोग आते जाएंगे, उनके कदमों की वजह से रास्ते बनते जाएंगे और पगडंडियां बनेंगी, इतने लोग आपके पास आएंगे। तो खैर है तो ये ना फिक्र करें कि मैं मार्केट कौन करेगा और ये सब स्पॉन्सरशिप कौन करेगा और ये सारा होता कैसे है, सिर्फ खैर, अंदर जज्बे अच्छे हों और खूबियां हों। यूसुफ अलैहिस्सलाम को जेल की सुलाहों से निकलवाकर वजीर खजाना बनाया जा रहा है और वो फिर भी देखिए डूबती कश्ती में सवार होकर कहते हैं कि मुझे इन खजानों पे मामूर कर दीजिए। हम जैसा कोई होता कहता मैं क्यों हाथ डालूं ऐसी जगह पे जो कि बिल्कुल ही बर्बाद होने वाली है। और अल्लाह ताला का अब कमेंट सुनिए, ये वो कमेंट है जिस पे जान कुर्बान करने को दिल करता है। और आपकी जिंदगी में भी अगर कभी कोई ऐसा मामला आ जाए जो यूसुफ की जिंदगी में आ गया तो अल्लाह ताला कहते हैं वकज़ालिका मक्कन्नल यूसुफ फिल अर्द, इसी तरह हमने यूसुफ अलैहिस्सलाम को मुल्क का कब्जा दे दिया कि वो जहां कहीं चाहे रहे सहे, हम जिसे चाहे अपनी रहमत पहुंचा देते हैं, हम नेकुकारों का सवाब जाया नहीं करते। हाईलाइट कीजिए, अल्लाह असबाब बनाता है, अल्लाह ताला जगह बनाता है। मुझे तो ऐसे लगता है अल्लाह ने हजरत यूसुफ अलैहिस्सलाम को अमेरिकन पासपोर्ट दिला दिया कि जाओ पूरी दुनिया में घूमो फिरो, लोग पासपोर्ट लेते हैं किस मुल्क में रहें, यूसुफ के लिए वो पासपोर्ट बन गया कि अब इधर आने जाने में तो कोई रुकावट ही नहीं रही, इसकी बुनियाद पर सारी दुनिया में घूमो। याद रखिये ये अल्लाह के फैसले होते हैं, आप इसको महसूस करके देखें तो आप वाकई इस बात का इकरार करेंगे कि अल्लाह अपने कामों पर कादिर है, कैसे वो दुनिया पूरी आपके लिए मुसखर करता है। लोग तरले मिनते करते, लोगों को वीजे नहीं मिलते, लोगों को कितने रुकावटें पड़ती हैं, लेकिन जब अल्लाह अपने कुरान को अपने दीन को फैलाना चाहता है ना तो वो आपके लिए अल्लाह आपके जज्बों को पढ़ लेता है, आपके इरादों को पढ़ता है। बस ये दुआ किया करें कि अल्लाह हमें सच्चा रख, हमें जाया न करना, हमें उजब का शिकार न करना और हमारी जिंदगी में कोई ऐसा दुख या सुख ना आ जाए अरूज और जवाल के नाते से कि जो हमें ढीला कर दे। आएंगे दुख, कोई बात नहीं, बिस्मिल्लाह 100 दफा आए, मालिक ने दिया। प्यारों के तो बुरे तोहफे भी प्यारे लगते हैं, कड़वे करेले को प्यार से खिला दे तो मीठे लगते हैं, तो क्या हुआ। यकीनन ईमानदारों और परहेजगारों का उखरवी अजर तो बहुत ही बेहतर है। यानी मत रीझो कि यूसुफ को वजीर खजाना बना के यूसुफ की सारी कुर्बानियों और उनके सारे सबर और शुक्र और 15 किस्म के अप्स एंड डाउन से गुजरने पे खुश रहना। हमने सिर्फ उसका बदला उनको वजीर खजाना बना के नहीं दिया, जो आगे जाके देना है वो तो फिर बंदा जाके देखेगा। ये है रब के वादे। अपनी जिंदगी के अरूज और सवाल, दुख और सुख, गम धूप छांव पे मुस्कुराइए, स्माइल 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 दीजिए। घर में परेशानी स्माइल, घर में बीमारी स्माइल, घर में कुछ, हाँ सिर्फ जिस चीज पे आप कभी खुश नहीं हो सकते वो क्या है कि मैं अल्लाह से दूर हो जाऊं या अल्लाह के किसी काम से दूर हो जाऊं। बच्चा बीमार है तो क्या हुआ, काम नहीं छूटेगा, अपने इरादे अच्छे रखिये। आगे आए देखिये 58 से 62 हजरत यूसुफ और भाइयों के मामलात। अब दोबारा देखिए कितने सालों बाद खून के रिश्ते कैसे सामने आते हैं और कैसे जोश में पड़ती है मोहब्बतें। वजह इख्वत यूसुफ फदखलू अलैहि फअरफहुम, यूसुफ के भाई आए और यूसुफ के पास गए तो उन्होंने इन्हें पहचान लिया और उन्होंने इसे ना पहचाना। कैसे पहचानते हैं, وہ تو اپنے تئیں اپنے بھائی کو کنویں کی گہرائیوں میں پھینک چکے تھے نا, فی غیابت الجب, وہ تو تصور بھی نہیں کر سکتے تھے, وہ تو اس بات کا تصور بھی نہیں کر سکتے تھے کہ وہ بچہ, وہ لڑک پن کی عمر کا یوسف, جس کو ہم گہرائی میں پھینکا ہے کنویں کی, اور وہ کل ہمیں ملے گا تو مصر کے وزیر خزانہ کے روپ میں ملے گا. لکھئے, اگر کبھی زندگی میں آپ کی ناقدری ہوئی, کبھی کسی نے آپ کو ریجیکٹ کر دیا, کسی نے آپ کی ویلیو نہ پہچانی, آپ کی بیٹی کی نہ پہچانی, آپ کے بھائی کی نہ پہچانی, زندگی میں یہ چلتا رہے گا تو مت سوچئے کہ اس کے بعد اس کی زندگی میں صرف غم آئیں گے, پھر اللہ اس کو تو بلکہ غموں کو دور کرنے والا بنا دے گا. جب انہیں ان کا اسباب مہیا کر دیا گیا تو کہا کہ تم میرے پاس اپنے اس بھائی کو بھی لانا جو تمہارے باپ سے ہے, کیا تم نے نہیں دیکھا کہ میں پورا ناپ کر دیتا ہوں اور میں ہوں بھی بہترین میزبانی کرنے والوں میں سے. یہ ہے جی یوسف علیہ السلام کا اپنے بھائیوں کے ساتھ صلہ رحمی کرنا. 58-59 میں آپ نے دیکھا کہ کیسے بھائیوں کے ساتھ معاملہ کرتے ہیں, اور آگے بھی آپ دیکھیں گے. آیت 60, پس اگر تم اسے لے کر میرے پاس نہ آئے تو میری طرف سے تمہیں کوئی ناپ بھی نہ ملے گا, بلکہ تم میرے قریب بھی نہ پھٹکنا. انہوں نے کہا ہم اس کے باپ کو اس کے بارے میں پھسلائیں گے اور پوری کوشش کریں گے. یہاں سے ذرا ایٹیچیوڈ پرابلم دیکھیے, اس کے باپ کو کیوں, آپ کے باپ نہیں ہے. دیکھیے اللہ کو غلطی نہیں لگتی, یعقوب علیہ السلام کے 12 بیٹوں میں سے سب سے زیادہ یوسف کو کیوں چنا, کیونکہ یوسف کے ایک ایک ادا اور ان کے رنگ ڈھنگ اور ان کے بات چیت سے پتا چلتا ہے کہ وہ ڈیزرو کرتے تھے کہ اللہ ان کو دنیا میں بھی بادشاہیاں دے اور آخرت میں تو اللہ ان کو بہت دے. لیکن بھائیوں کے انداز سے آپ کو واقعی محسوس ہوتا ہے کہ کچھ نہ کچھ مسئلہ تھا. یہ الگ بات ہے کہ بعد میں اللہ نے ان کو توبہ کی توفیق دی. یوسف علیہ السلام کا جملہ دیکھیے, آیت 62, اپنے خدمتگاروں سے کہا کہ ان کی پونجی انہی کی بوریوں میں رکھ دو کہ جب لوٹ کر اپنے اہل و عیال میں جائیں اور پونجیوں کو پہچان لیں. پونجیوں کہتے ہیں سیکس, یعنی کچھ بچے ہیں جو سن رہی ہیں ان کو سکتا ہے پونجی لفظ سمجھ لیں, تو سیکس, اور آپ لوگوں کے لیے انگلش بھی نیچے اسی لیے لکھوائی گئی ہے کہ آپ سنیں, اور آپ سب جو سنتے ہیں میں آپ کو دعوت دوں گی کہ اپنی ان بچیوں کو جن کو ایون اردو فلوئنٹلی نہیں آتی ان کو بھی ضرور سنوائیے, کیونکہ نیچے انگلش لکھی ہوئی ہے اور سن کر اردو انگلش کو جمع کریں گے تو اس سے ان شاء اللہ اردو بھی اچھی ہوگی. مت اس کمپلیکس میں آئیے کہ میرے بچوں کو اردو نہیں آتی, آپ کی مادری زبان ہے, اور میں اس وقت اردو کی محبت میں نہیں عربی کی محبت میں کہوں گی کہ اپنے بچوں کو اردو سے مت کاٹیے, کیونکہ اردو اور عربی کے واول سیم ہیں, الف با تا سا جیم, تو جیسے اے بی سی ڈی سے جو لینگویجز چلتی ہیں تو ڈینش لوگ پھر کچھ نہ کچھ نارویجین سمجھ ہی لیتے ہیں نا, تو اپنے بچوں کو ایک دفعہ ضرور اردو کا دورہ قرآن گو تھرو کرائیں, چاہے پورا سال لگے لیکن اس سے ان کی اردو بھی بہتر ہوگی انشاء اللہ تعالی. فرمایا وہ پونجیوں کو پہچان لیں تو بہت ممکن ہے کہ یہ پھر لوٹ کر آئیں. یہ یوسف علیہ السلام کی حکمت تھی. آج 63-66 دیکھیے, اللہ کے ہر کام میں خیر ہے. فلما رجعوا الی ابیہم قالوا, جب یہ لوٹ کر اپنے باپ کے پاس آئے, اپنے والد کے پاس گئے تو کہنے لگے ہم سے تو غلے کا ناپ روک لیا گیا, اب آپ ہمارے ساتھ ہمارے بھائی کو بھیجئے کہ ہم پیمانہ بھر کر لائیں, ہم اس کی نگہبانی کے ذمہ دار ہیں. یاد رکھے یہی جملے بولے تھے جب یوسف کو لے کر جا رہے تھے. یعقوب علیہ السلام نے کہا مجھے تو اس کے بارے میں تمہارا بس ویسا ہی اعتبار ہے جیسا اس سے پہلے اس کے بھائی کے بارے میں تھا, بس اللہ ہی بہترین محافظ ہے اور وہ سب مہربانوں سے بڑا مہربان ہے. حدیث میں تلا یلدغ مومن من ہجر واحد, مومن ایک سوراخ سے دو بار نہیں ڈسا جاتا. یعقوب علیہ السلام کا یہ جملہ بالکل یہاں یہی دکھاتا ہے کہ ان کو پچھلی چوٹ یاد تھی تو بار بار دھوکا کھانے کی ضرورت نہیں. ہاں اگر کوئی توبہ کر کے اپنی اصلاح کر لے تو کبھی بھی اس کو پچھلی زندگی کا تانا نہیں دینا چاہیے. جب انہوں نے اپنا اسباب کھولا تو اپنا سرمایہ موجود پایا جو ان کی جانب لوٹا دیا گیا تھا. کہنے لگے ہمارے باپ ہمیں اور کیا چاہیے, دیکھیے تو ہمارا سرمایہ بھی واپس لوٹا دیا گیا, ہم اپنے خاندان کو رسد لا دیں گے اور اپنے بھائی کی نگرانی رکھیں گے اور ایک اونٹ کے بوجھ کا غلہ زیادہ لائیں گے, یہ ناپ تو بہت آسان ہے. یہاں دیکھیے مال کی محبت, پیچھے ہم نے بات کی تھی نا کہ اور کی حسرت نہ رکھیے, جو مل گیا اس پہ راضی رہیں گے تو اطمینان ہے, تو ان کو اتنا ملا. آخر ظاہر 11 بھائی لے کر آتے ہیں یا 10 گئے تھے تو 10 بورے تو آئے, لیکن ان کی نظر ایک اور پہ ہے, تو دعا کیجیے کہ اللہ ہمیں تھوڑے پہ راضی کر دے کنات کے ساتھ. یعقوب علیہ السلام نے کہا میں تو اسے ہرگز تمہارے ساتھ نہ بھیجوں گا جب تک کہ تم اللہ کو بیچ میں رکھ کر مجھے قول و اقرار نہ دو کہ تم اسے میرے پاس پہنچا دو گے, سوائے اس ایک صورت کے کہ تم سب گرفتار کر لیے جاؤ. जब उन्होंने पक्का कौल इकरार दे दिया तो हमने कहा कि हम जो कुछ कहते हैं अल्लाह इस पर निगेबान है। क्या पता चला कि इंसान जब वाकई अल्लाह पे बातें डाल देता है तो अल्लाह ताला उसकी हिफाजत भी कर देते हैं। अब आगे देखिए भाइयों का दूसरा सफर है, दूसरी बार जाएंगे ये मिस्र की तरफ, जहाँ के अपने भाई से यानी भाइयों के पास दूसरी मुलाकात होगी। तो आयत 67-68 को लीजिए। टॉपिक है नजरेबंद। याकूब अलैहिस्सलाम को अंदेशा था कि मेरे जवान चौड़े चकले बेटे हैं पहाड़ी इलाकों के, और आप देखिए सहराओं में पलने वाले तो खूबसूरती भी है, और भाई तो आखिर यूसुफ के थे ना, तो बाप ने असबाब इस्तेमाल किए जिसको आप कहें कि अक्ल व तवक्कल की खूबसूरत पहचान देखेंगे। वकाल या बनी ला तदखुलु मिन बाबिन वाहिद, और याकूब अलैहिस्सलाम ने कहा ए मेरे बच्चों तुम सब एक दरवाजे को, थोड़ा सा पिछली आयत को साथ लेके चलते हैं, आयत नंबर 66 को दोबारा देखिएगा। याकूब अलैहिस्सलाम ने कहा मैं तो इसे हरगिज हरगिज तुम्हारे पास न भेजूंगा जब तक कि तुम अल्लाह को बीच में रखकर मुझे कौलो इकरार न दे दो, तुम इसे मेरे पास पहुंचाओगे, इस बात का इकरार दो सिवाय इस एक सूरत के कि तुम सब गिरफ्तार कर लिए जाओ। जब उन्होंने पक्का कौलो करार दे दिया तो उन्होंने कहा कि हम जो कुछ कहते हैं अल्लाह इस पर निगेबान है। यानी यूसुफ अलैहिस्सलाम जो है वो अभी याकूब के दिल में है, और याकूब अलैहिस्सलाम अब दोबारा कोई रिस्क नहीं लेना चाहते। फिर आगे देखिए आयत 67-68 नजरे बद की बात है। वकाल या बनी ला तदखुलु मिन बाबिन वाहिद, और याकूब अलैहिस्सलाम ने कहा ए मेरे बच्चों तुम सब एक दरवाजे से ना जाना बल्कि कई 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 जुदा जुदा दरवाजों से दाखिल होना, मैं अल्लाह ताला की तरफ से किसी आने वाली चीज को तुमसे टाल नहीं सकता। इसको हाईलाइट कीजिए, यह है बंदा मोमिन का दिल कि कोशिश पूरी कीजिए, असबाब पूरे कीजिए, मास्क भी लगाइए, सैनिटाइजर्स भी लगाइए, लॉकडाउन की पूरी पाबंदी भी कीजिए, इसके साथ साथ इस बात का भी यकीन रखिए कि जो अल्लाह करना चाहता है वो होके रहता है। हुक्म सिर्फ अल्लाह ही का चलता है, मेरा कामिल भरोसा उसी पर है, और हर एक भरोसा करने वाले को इसी पर भरोसा करना चाहिए। जब इन्हीं रास्तों से जिनका हुक्म इनके वालिद ने इनको दिया था गए, कुछ ना था कि अल्लाह ने जो बात मुकर्रर कर दी है वो इससे जरा इन्हें बचा भी ले, वो इससे इन्हें जरा भी बचा ले, मगर याकूब अलैहिस्सलाम के दिल में ख्याल पैदा हुआ जिसे इसने पूरा कर लिया। बिलाशुबा वो हमारे सिखलाए हुए इल्म का आलिम था, लेकिन अक्सर लोग नहीं जानते। क्या पता चला कि इंसान को हुज्जत तमाम कर लेनी चाहिए, असबाब कीजिए। आज लोग कहते हैं क्या फर्क पड़ता है, कुछ नहीं होता, हम कोई पाबंदी नहीं करेंगे, हम सफर करेंगे, हम खाएंगे फिरेंगे। गलत बात है, इस्लाम का ये मिजाज नहीं। अल्लाह के नबी सल्लम ने फरमाया कि जब कभी वबा हो तो उस जगह के लोग वहीं बैठे रहें, इसी से कैद होता है। तो ओवर कॉन्फिडेंट होने के नाम पे फिर आप इफ्तारियां करें और फिर दूसरों को मुश्किलों में डालें तो ये नासमझी की बात है। मुसलमानों को ऐसे जज्बाती रवैयों से बचने की जरूरत है। फिर आयत 69-79 हिकमत इलाही की कुछ मजीद चीजें। वलम्मा दखल वला यूसुफ, और जब ये सब यूसुफ के पास पहुंच गए तो इसने अपने भाई को अपने पास बिठा लिया और कहा कि मैं तेरा भाई यूसुफ हूं, बस ये जो कुछ करते रहे इसका कुछ रंज न कर। सोचिए जरा, दो भाई, ये सगे भाई यानी बिन्यामीन से अब मुलाकात हुई पहली दफा, पिछले ट्रिप में भाई इनको नहीं लेकर आए, तो क्या जज्बाती लम्हा होगा यूसुफ अलैहिस्सलाम के लिए। और हम जब भाई बहने देर बाद मिलें या दो बहनें मिलें तो क्या बातें करते हैं, सुनाओ भाभियां क्या करती हैं, अच्छा फलांका क्या है। और यूसुफ अलैहिस्सलाम कितने प्यार से अपने भाई को कहते हैं फला तब तैस बीमा कानू या मलून, तो क्या पता चला कि दुख सुख के नाम पे गिफ्तें नहीं करनी चाहिए। भाई बहनों का सिर्फ बैठकर डिस्कस करना वो भी ऐसा नहीं, और खास तौर पे फिर वो भाई बहन जो अपने माँ बाप को डिस्कस करे इंतहाई बुरा। इसी तरह वो लोग जो अपने उस्तादों को डिस्कस करे, अपने लीडर्स को, अपने ग्रुप इंचार्जेस को डिस्कस करे, तो इससे बचने की जरूरत है, क्योंकि नेकियां करते देर नहीं लगती तो उनके मिटते हुए भी देर नहीं लगती। कहीं हमारे नेकियों के काम हमारे गुनाह ना बन जाए, और नेकी तो कबूल हो ना हो, पता नहीं वो हमें किसी और तरफ ना ले जाए। और कल का वो जुमला जो शायद मेरा हल हजारों लोगों ने उसको अपने दिल पे रख लिया है, और मैं इसकी बहुत अल्लाह के आगे शुक्र गुजार हूं कि बहुत सारे लोग नेकियां तो कर रहे होते हैं लेकिन नेक नहीं होते। बहुत फीडबैक था इस जुमले का, क्योंकि ये सच है। अपने आप को पहचानिए, हम दूसरों को दावत देकर खुद जाकर जो मर्जी करें ये नहीं हो सकता। अपने दिलों को साफ कीजिए, دل گندے، کبھی کسی ساتھی کی بات، کسی دوسرے کلیگ کی بات، ٹیم ممبر کی بات اور ساتھ آنے جانے والوں کی باتیں ضائع کر دیں گی آپ کی ان ساری محنتوں کو جو اس وقت بھی آپ کر رہے ہیں. اللہ تعالیٰ ہماری نیکیوں کو باطل ہونے سے بچا لے. پھر آگے دیکھیے کہ 69 آیت پہ ایک فلو چارٹ ہے کہ یوسف علیہ السلام کا ایک مثالی کردار آپ کو دکھ رہا ہے. محسن بھی ہیں، جیل میں بھی محسن تھے، عزیز مصر کے گھر بھی محسن تھے، اور اب تاج کے اوپر آ گئے، یعنی تاج اور تخت مل گیا، پھر بھی ہیں. دیکھیے کوئی تختے پہ چڑھا دیا جائے اپوزیشن کی محنتوں سے، یا تاج تخت پہ آ جائے لوگوں کے ووٹوں کی وجہ سے، اس کا کردار محسن کا ہونا چاہیے. حکمران بنے تو محسن بنیے، اور اگر آپ کو نکال کر دوسرے کو وہ کام دے دیا گیا تو بھی محسن رہیے. پھر آپ دیکھیے افو درگزر جیسی صفات تھیں، کیسے پیار سے بھائیوں کے ساتھ معاملہ کریں. کوئی آج امریکہ میں رہنے والا ہوتا تو 911 کو کال کر لیتا یوسف کے بھائیوں کو دیکھ کر کہ دیکھو آگے ہیں میرے قاتل، پکڑو ان کو اور اتنا پرانا مقدمہ چلاؤ ان پہ. نہیں، ایسا کچھ بھی نہیں کیا. پھر حیا کا پیکر تھے، کیسے اپنی عزت عورتوں کی طرح اپنی عزت کی حفاظت کی، جو آج عورت نہ کرے وہ یوسف نے کر کے دکھا دیا. اسی لیے تو اللہ ان کو عرش الہی کے سائے میں جگہ دے گا. پھر علم اور حلم کے مالک تھے، علم اور حلم کے مالک تھے. ایک جملہ لکھیے، صرف علم آپ کو خوبصورت نہیں کرتا، علم کے ساتھ اگر حلم نہ آئے تو تکبر بنتا ہے، پھر بڑائی، پھر سخت ٹون ہے. پھر آپ کو سابق علاقے تو بڑے اچھے لگتے ہیں، لوگ آپ کے نام کے ساتھ بڑے بڑے قبلہ و کعبہ اور مربی اور مزکی اور استاد اور فلاں کیا کہہ دیں، لیکن آپ اندر سے اکڑ چکے ہوتے ہیں. تو حلم لائیے. حلم کیا ہے؟ کہ آپ اپنے آپ کو اس جگہ پہ رکھے جہاں آپ کو رکھنا چاہیے، اپنی اوقات سے بڑھ کر بات نہیں کرنی. پھر آئے 70 میں دیکھیے، پھر جب انہیں ان کا اسباب، یعنی ان کا سامان اسباب ٹھیک ٹھیک کر کے دکھایا گیا، پھر جب انہیں ان کا سامان اسباب ٹھیک ٹھاک کر کے دیا تو اپنے بھائی کے اسباب میں پانی پینے کا پیالہ رکھوا دیا. پھر ایک آواز دینے والے نے پکار کر کہا ہے قافلے والو تم لوگ تو چور ہو. انہوں نے ان کی طرف منہ پھیر کر کہا تمہاری کیا چیز کھو گئی ہے؟ جواب دیا کہ شاہی پیمانہ گم ہے جو اسے لے آئے، اسے ایک اونٹ کے بوجھ کا غلہ ملے گا، اس وعدے کا میں ضامن ہوں. انہوں نے کہا اللہ کی قسم تم کو خوب علم ہے کہ ہم ملک میں فساد پھیلانے کے لیے نہیں آئے اور نہ ہم چور ہیں. چونکہ سچے تھے تو یہ جملہ بولنا تھا ان کو. ہیں انہوں نے کہا اچھا چور کی کیا سزا ہے اگر تم جھوٹے ہو؟ جواب دیا کہ اس کی سزا یہی ہے جس کے اسباب میں سے پایا جائے، یعنی جس کے سامان میں یہ پایا جائے وہی اس کا بدلہ ہے. مراجع کہ اسی کو پھر قید کر لیا جاتا ہے ایک سال میں. ہم تو ایسے ظالموں کو یہی سزا دیا کرتے ہیں. پس یوسف علیہ السلام نے ان کے سامان کی تلاشی شروع کی، اور اپنے بھائی کے سامان کی تلاشی سے پہلے پھر اس پیالے کو یا اس پیمانے کو اپنے بھائی کے سامان یعنی زنبیل میں سے نکالا. ہم نے یوسف کے لیے اس طرح یہ تدبیر کی، اس بادشاہ کے قانون کی روح سے یہ اپنے بھائی کو نہ لے سکتا تھا، مگر یہ کہ اللہ کو منظور ہو ہم جس کے چاہیں درجے بلند کر دیں، ہر ذی علم پر فوقیت رکھنے والا دوسرا ذی علم موجود ہے. انہوں نے کہا کہ اگر اس نے چوری کی تو کوئی تعجب کی بات نہیں، اس کا بھائی بھی پہلے چوری کر چکا ہے. کس کی طرف اشارہ تھا؟ یوسف کی طرف. اب دیکھیے سارے کو انسیڈنسز لگ رہے ہیں بظاہر، اور سورہ یوسف میں آپ کو واقعاتی ربط نہیں ملے گا، کیونکہ عمل کی بات ہے نا. احسن القصص میں نصیحت ہوتی ہے، لینے نصیحت مراد ہے. تو یہاں کچھ چیزیں آپ کو بھی نہ بھی سمجھ آئیں تو ڈونٹ وری، آپ جب اس کو انشاءاللہ ڈیٹیل سے بعد میں پڑھیں گے سنیں گے تو سمجھ آ جائے گی. لیکن یہ سب کچھ جو ہو رہا ہے یہ اللہ کے حکم اور اس کی مرضی سے ہو رہا ہے. یہاں دیکھیے کہ یوسف علیہ السلام کے بارے میں بچپن کی کسی چیز کو سامنے رکھ کر چوری کا الزام لگا رہے ہیں، جو حالانکہ چوری نہیں تھی. کہتے ہیں کہ یوسف علیہ السلام اپنے حصے کا کھانا جا کر صدقہ کر دیتے تھے، تو اس پہ بچپن میں ان کو کوئی ایسا شبہ پڑ گیا تھا. یوسف علیہ السلام نے اس بات کو اپنے دل میں رکھ لیا اور ان کے سامنے بالکل ظاہر نہ کیا. کہا کہ تم بدتر جگہ میں ہو، اور جو تم بیان کرتے ہو اسے اللہ ہی خوب جانتا ہے. رکیے اور اپنے آپ کو چیک کیجیے، اپنے دل کا جائزہ لیں. یوسف نے اپنے اوپر چوری کی بات سن کر بھی دل میں رکھ لی کہ آپ کا میرا دل اتنا بڑا ہے. اصلاح القلب چاہیے آپ کو، اپنی تدخیر القلب چاہیے، تمحیص القلب چاہیے، رقت قلبی چاہیے، تو آج ادھر سے عمل کی بات لیجئے. ہم اپنی ذات پہ لگی ہوئی بات کو برداشت نہیں کرتے. کوئی اسلام کو برا کہے، اللہ کو کہے، ہمارے خاندان کو کہے، ہم چپ رہتے ہیں. ہم کہتے ہیں پھر کیا ہے، جو خود ہی بھگتیں گے. ہماری ذات پہ بات آ جائے ایسے لگتا ہے دکھتی رخ پہ پاؤں رکھا. تو یوسف علیہ السلام نے اپنے ایموشنز کو قابو میں رکھا. انہوں نے کہا اے عزیز مصر، اس کے والد بہت بڑی عمر کے بوڑھے شخص ہیں، آپ اس کے بدلے ہم میں سے کسی کو لے لیجئے. ہم دیکھتے ہیں کہ آپ بڑے نیک نفیس ہیں. یعنی آپ بڑے نیک طبع انسان ہیں. یوسف علیہ السلام نے کہا ہم نے جس کے پاس اپنی چیز پائی ہے اس کے سوا کسی دوسرے کی گرفتاری کرنے سے اللہ تعالیٰ کی پناہ چاہتے ہیں, ایسا کرنے سے تو ہم یقیناً ناانصافی کرنے والے ہو جائیں گے. یہاں سے آپ دیکھیں کہ یوسف علیہ السلام کیسے خوبصورت طریقے سے ساتھ ساتھ ان کی اصلاح بھی کرتے جا رہے ہیں اور ساتھ ہی ساتھ ان کو اپنا تبلیغ بھی کرتے جا رہے ہیں. بندہ مومن کی یہی خوبی ہوتی ہے کہ وہ کبھی بھی ایسی کسی چیز کو وجہ نہیں بناتا کہ جو اگلے کی ہدایت کے راستے میں رکاوٹ بن جائے. واقعہ سر آپ کو سمجھ آ چکا ہے کہ اللہ نے اسباب ایسے پیدا کر دیے, اور یوسف بادشاہ تھے, وزیر خزانہ تھے, ہر ایک کے پاس کچھ مراد ہوتی ہیں, پیالہ جو دیا تو دے دیا, پھر کیا, کسی بھی کیا بڑے لیڈر کے پاس اتنی بھی اجازت نہیں ہوتی کسی جگہ پہ کہ وہ اپنی مرضی سے کچھ رکھے. ہر ایک کے پاس آپ دیکھیں کوئی کسی جگہ کام کرتا ہے تو اس کے پاس کچھ نہ کچھ خصوصی مراد ہوتی ہیں کہ آپ اتنی شاپنگ کر لیں, آپ کے اتنے پرسینٹ ڈسکاؤنٹ ہے یا کچھ بھی ہے. تو ان ساری باتوں کو جو کہ ادھر ہم نے سنی ہے ذہن میں رکھتے ہوئے یہ نہ سوچیے گا کہ یوسف علیہ سلام نے کوئی کمی بیشی کی یا انہوں نے امانت میں خیانت کی. آگے دیکھیے آیت نمبر 80 سے 85 میں اولاد سے تعلق ان کی ہدایت کا ذریعہ بنتا ہے. یعنی یعقوب علیہ السلام ایک بیٹے کو کھونے کے بعد دوسرے بلکہ تین بیٹوں کو کھونے کے بعد بھی اپنی اولاد سے قطع تعلق کرتے ہوئے نہیں دکھتے, اسی کا تذکرہ ہے. فلمس تیس من خلسو نجیا, جب یہ ان سے مایوس ہو گئے تو تنہائی میں بیٹھ کر مشورہ کرنے لگے. ان میں جو سب سے بڑا تھا اس نے کہا تمہیں معلوم نہیں کہ تمہارے والد نے تم سے اللہ کی قسم لے کر پختہ قول و اقرار لیا ہے, پختہ قول و قرار لیا ہے, اور اس سے پہلے یوسف کے بارے میں تم کوتاہی کر چکے ہو. بس میں تو اس سرزمین سے نہ ٹلوں گا جب تک کہ والد صاحب خود مجھے اجازت نہ دیں, یا اللہ میرے اس معاملے کا فیصلہ کر دے, وہی بہترین فیصلہ کرنے والا. کہتے ہیں یہ وہی بھائی تھا جس نے مشورہ دیا تھا کہ یوسف کو قتل کرنے کی بجائے کنویں میں ڈال دو. تو بہت سارے دشمنوں کے بیچ میں اللہ تعالیٰ کسی ایک کو آپ کا معاون بھی بنا دیتا ہے. مشورہ کیا دیتا ہے؟ تم سب والد صاحب کی خدمت میں واپس جاؤ اور کہو کہ ابا جی آپ کے صاحبزادے نے چوری کی ہے اور ہم نے وہی گواہی دی تھی جو ہم جانتے تھے. ہم کچھ غیب کی حفاظت کرنے والے بھی نہ تھے. آپ اس شہر کے لوگوں سے دریافت فرما لیجئے جہاں ہم تھے, اور اس قافلے سے بھی پوچھ لیں جس کے ساتھ ہم آئے ہیں, اور یقیناً ہم بالکل سچے ہیں. اب واقعی سچے تھے تو بار بار اپنے سچے ہونے کی بات کرتے ہیں. سوال پیدا ہوتا ہے کہ جب پچھلی دفعہ یوسف علیہ السلام کا کرتا لے آئے تب یہ ساری باتیں کیوں نہ کی. تو یہاں لکھیے ایک عمل کا نقطہ, جب بندہ سچا ہوتا ہے نا تو وہ اپنی ہر ممکن صفائی پیش کرنے کی کوشش کرتا ہے. اور پھر اگلی بات یہ بھی نوٹ کیجئے گا کہ جب ایک انسان کے اوپر چوٹ پڑتی ہے نا تو اس کو اپنا پچھلا گناہ بھی یاد آ جاتا ہے. اب جن حالات میں یہ پڑے یہی وہ وقت نقطہ تھا جدھر وہ توبہ کر کے اپنی اصلاح کی طرف آتے ہیں. تو آیت 82 میں آپ دیکھیے کہ کچھ خیانتوں کی بات ہے آپ کے سامنے. تو یاد رکھیے القلب الخائن کوئی بھی ہو, کون سا دل ہوتا ہے جو جھوٹ کا سہارا لیتا ہے, دل میں کچھ رکھتا ہے باہر کچھ. ان بھائیوں نے پوری سٹوری میں کئی دفعہ اندر دل کی بات کو چھپا کر باہر الٹی باتیں کی. یہ نہیں کرنا چاہیے, ایسے لوگ دلوں میں بغض رکھتے ہیں, زبان سے تعریفیں کرتے ہیں اور اوپر اچھے بنتے ہیں. تو اگر آپ کو اپنے اندر یہ کمی دیکھے تو خط کی خاموش رہیے, کیوں جھوٹی محبت کا دعویٰ کرتے ہیں؟ ہاں محبت ہے تو ضرور بتائیے. اللہ کے نبی نے کہا جسے محبت اس کو بتاؤ, لیکن محبت نہ ہو تو بتانا محبت ہے, یا تھوڑی ہو تو زیادہ, اور پھر ایسے سابقے لاکھ کے آپ کے لیے ہم جان بھی دے دیں اور ہم قربان چلے جائیں. 10 دفعہ سوچیے پھر بولیے, کیونکہ ہر لفظ آپ کا تلے کا قیامت کے دن. آگے دیکھیے آیت 83 میں یعقوب علیہ السلام نے کہا یہ تو نہیں بلکہ تم نے اپنی طرف سے بات بنا لی, بس اب صبر ہی بہتر ہے, قریب ہے کہ اللہ تعالیٰ ان سب کو میرے پاس ہی پہنچا دے. نوٹ کیجئے بندہ مومن پر امید رہتا ہے, وہی علم و حکمت والا ہے. پھر ان سے منہ پھیر لیا اور کہا ہائے یوسف, ان کی آنکھیں بوجہ رنج و غم کے سفید ہو چکی تھی اور وہ غم کو دبائے ہوئے تھے. بیٹوں نے کہا واللہ آپ ہمیشہ یوسف کی یاد میں ہی لگے رہیں گے, یہاں تک کہ گھل جائیں یا ختم ہی ہو جائیں. ذرا غور فرمائیے گا اس جملے پہ, ہے نا وہی بات جو پیچھے دکھی. پتہ چل رہا ہے کہ واقعی اگر یوسف علیہ السلام سے زیادہ محبت تھی بھی یعقوب کو تو اس کی وجہ تھی. بعض لوگ یہ کہتے ہیں ہم سے محبت کرو, ہم سے آپ زیادہ محبت کریں, فلاں سے آپ زیادہ کرتے ہیں. بعض دفعہ بچے بھی ماں باپ سے کہتے ہیں لیکن اپنے رویوں کو نہیں دیکھتے, اپنے بات چیت کو, اپنے ایموشنز کو, ایکسپریشنز کو ظاہر کرنا اور اپنی ٹون کو نہیں دیکھتے. اور پھر یہاں سے ایک اور بات نوٹ کیجئے کہ انما اشکو بسی و حسنی اللہ، یہ خوبصورت سی دعا ہے، اپنی حرز جان بنائیے اس دعا کو، لوگوں کے سامنے ہمیشہ سٹرانگ دکھئے، اللہ کے آگے ہمیشہ ٹوٹے ہوئے دکھئے، یہ ہے وہ خوبصورت دل کے جس کی پھر اللہ تعالیٰ بہت زیادہ قدر کرتا ہے. دیکھیے گا آیت 86، کسی کو اپنے دکھ نہیں سنانے، قال انما اشکو بسی و حزنی الی اللہ، انہوں نے کہا میں تو اپنی پریشانی اور رنج کی فریاد اللہ ہی سے کر رہا ہوں، مجھے اللہ تعالیٰ کی طرف سے وہ باتیں معلوم ہیں جو تم نہیں جانتے. اپنا محاسبہ کیجئے، کیا میں بھی اپنے دکھ اپنے سکھ اپنے غم اللہ کو سناتی ہوں یا اوروں کو؟ ہمارا حال یہ کہ جب سب کو سنا سنا کے گلا روند جاتا ہے، آواز بیٹھ جاتی، آنسو نکلتے، سر میں درد، بڑا سا پٹکا باندھ کے کہتے ہیں اچھا پھر اللہ کو تو میرا پتا، مت سنائیے، مت شرمندہ کیجیے خود کو. دیکھیے میں اس کو ایسے کہتی ہوں کہ جیسے آپ اللہ کی شکایت لگاتے ہیں، تو آپ کو یہ دعا کیا سکھا رہی ہے کہ مومن اپنے غم اور علم پریشانی میں صرف اللہ تعالی کو سناتا ہے. اللہ تعالیٰ کے سامنے رونا اور اپنی تکلیف بیان کرنا بھی عبادت ہے. جی اس کو رونا کہتے ہیں، اللہ کے خوف سے اللہ سے امید رکھتے ہوئے، اور ایسے کرنے والوں پر اللہ اپنی رحمتوں کے دروازے کھول دیتا ہے. آج نیت کیجیے لوگوں میں کبھی کمزور نہیں ہونا، آپ یقین کریں، آپ اپنی زبان سی لیں، پھر دیکھیں دل میں حکمتوں کے کیا خزانے اللہ تعالیٰ آپ کیوں ڈیلتا ہے. آگے آیت 87 سے 88، اللہ کی رحمت سے مایوس نہیں ہونا، یا بنی یذھبوا فتحسسوا من یوسف، میرے پیارے بچو تم جاؤ اور یوسف علیہ السلام کی اور اس کے بھائی کی پوری طرح تلاش کرو اور اللہ کی رحمت سے نا امید نہ ہو، یقیناً رب کی رحمت سے نا امید وہی ہوتے ہیں جو کافر ہوتے ہیں. یا پھر نوٹ کیجیے اپنے لیے عمل کا نقطہ، چاہے غموں کی رات کتنی اندھیری نہ ہو جائے اور کتنی لمبی کیوں نہ ہو، ناروے کی سردیوں کی راتوں کی طرح وہ رات چاہے 20 گھنٹے کی کیوں نہ ہو جائے، مایوس نہ ہو، کیونکہ ہر رات کے بعد صبح ہے، ہر اندھیرے کے بعد روشنی ہے. یہ ہے بندہ مومن کی پہچان، فلا تائسو من روح اللہ. آپ اس فلو چارٹ کو اپنی نظروں میں باندھ لیجئے، دل میں اتار لیجئے، اور اپنے آپ سے پوچھئے کہ اللہ کی رحمت سے مایوس کون ہوتا ہے؟ کافر، ناشکرا، کفر کرنے والا اور کفار اپنے کفر کی وجہ سے اللہ کی رحمتوں سے دور ہو جاتے ہیں، اور اللہ کی رحمت پر یقین نہ رکھنے والے، جبکہ میں تو مسلمان ہوں، میں تو ایمان والی ہوں، تو انشاءاللہ آپ اللہ تعالیٰ کے اوپر نظریں لگائیں گے، اللہ تعالیٰ آپ کو کبھی مایوس نہیں کریں گے. آگے آیت 88، فلم ما دخلوا علی، پھر جب یہ لوگ یوسف علیہ السلام کے پاس پہنچے تو کہنے لگے اے عزیز، ہم کو اور ہمارے خاندان کو دکھ پہنچا ہے، ہم حقیر پونجی لے کر آئے ہیں، بس آپ ہمیں پورے غلے کا ناپ دیجئے اور ہم پر خیرات کیجئے. اللہ تعالیٰ خیرات کرنے والوں کو بدلہ دیتا ہے. یہاں ذرا سے رک کر دل کو نرم کیجئے، رقت قلبی والی آیت ہے. کل کا وہ جملہ ونحن اسبا، ہم تو ایک اسبہ ہیں، ایک بڑی جماعت ہے، اور یہاں کیا کہہ رہے ہیں، خیرات دے دو، صدقہ کر دو. وتصدق علینا، زندگی میں کبھی بڑے نہ بنیے، کبھی کسی کے اوپر آپ کو اتھارٹی ہو جائے تو اس پہ ظلم نہ کیجئے، کیا پتہ کل آپ کو اس کے سامنے پیار کی، محبت کی، وقت کی بھیک مانگنا پڑے. اور یہاں میں تھوڑی سی بات کروں گی صرف اصلاح کی خاطر، کہ بعض بزرگ یا بعض ساسیں جب ساس بنتی ہیں تو ظالم بن جاتی ہیں، کیونکہ اپنی جوانی ہوتی ہے اور بہو بیچاری لائی 15-16 سال کی کومل سی کلی ہیں. اور میں ان بچیوں کا ساتھ دوں گی اس موضوع پہ، کہ جو بیچاریاں ایک ایسے ماحول میں بھیج دی جاتی ہیں، چھوڑ دی جاتی ہیں کہ جس کے لیے وہ تیار بھی نہیں ہوتی، اور گھر کا ماحول، کہیں خاندانی ماحول اور کہیں جوائنٹ فیملی سسٹم، جاتے ہی اس بچی کو دبا دیا جاتا ہے. تو ایسی عورتیں جب پھر خود بوڑھی ہوتی ہیں اور پھر وہ بستر پہ چلتی ہیں اور بیڈ ریڈن ہوتی ہیں، وہی بہو جو آپ کے تھپیڑے اور آپ کے تانے سن سن کے ایک عورت میں ڈھلی ہے نا، کل اسی نے آپ کو پانی پلانا ہے. آپ کی بیٹیاں تو پاس بھی نہیں ہوں گی آپ کے. تو کبھی کسی پہ زیادتی نہ کیجیے، زبان سے، بات سے، دل میں نرمی لائیے، پیار کیجیے، محبت کیجیے، اور اللہ تعالیٰ ہمارے لیے اس کو آسان کر دے. بڑھاپے میں خود کو خوش مزاج رکھنا یہ بہت بڑا جہاد ہے. بیماریاں بھی ہیں، دکھ بھی ہیں، دوائیاں بھی ہیں، تو چڑچڑے نہ ہو. کیا یاد کریں گے لوگ آپ کو، آپ کی کڑوی زبان کو، آپ کے تانوں کو، آپ کی باتوں کو. خاموش رہیے، اپنے آپ کو مصروف رکھیے. پھر آگے دیکھیے آیت 89 سے 92، حضرت یوسف علیہ السلام کا کردار اب آپ کو ایک اور ہی رنگ میں دکھتا ہے. قال هل علمتما فعلتم بي يوسف واخي, یوسف علیہ السلام نے کہا جانتے بھی ہو. ذرا سے اس ڈراپ سین کو پہلے اپنے دل پہ محسوس کریں. کیا وہ وقت تھا کہ یوسف علیہ السلام کنویں میں ڈال دیے گئے؟ قتل کی سازشیں تھیں. یوسف چاہتے تو ان کے ساتھ جو مرضی کر دیتے, لیکن نہیں کیا, بلکہ شرمندہ کیے بغیر آپ نے بھائیوں کو کیا کہتے ہیں, تمہیں یاد ہے تم نے یوسف اور اس کے بھائی کے ساتھ, ہاں ہاں, اپنی نادانی کی حالت میں کیا کیا, بینیفٹ آف ڈاؤٹ دینا, شرمندہ نہیں ہونے دے رہے ان کو. اس کو کہتے ہیں انگلش میں وین وین پالیسی, اور اردو میں تم بھی جیتو ہم بھی جیتے. افسوس کی بات ہے ہمارے کلچر میں آج کا انداز ایسا بن گیا ہے کہ ایک کی تعریف کرو تو دوسرے کو لگتا ہے اس کی برائی کی. کوئی بہو کی تعریف کر دے گا نا تو ساس کہے گی تو ہم نے نہیں اس کو اچھا رکھا با. اور اگر کوئی ساس کی تعریف کرے کہ آپ کی ساس بڑی اچھی ہے تو کہتے ہیں میں نے بھی تو جان ماری ہے نا ان پہ. یہ نہ کیجیے. حت البس اپنے مقابل کو شرمندہ ہونے سے بچائیے. لکھے, آپ چاہتے ہیں لوگوں کے دلوں میں آپ کا پیار ہو, لوگ آپ کی محبت کر رہے, لوگ وہ نہیں جو آپ کے اپنے ہیں پیارے, نہ نہ نہ, وہ تو کریں گے, بچوں نے تو آپ سے پیار کرنا ہی کرنا ہے, مجبور ہے, اللہ نے ڈال دیا, بھائی بہن تو پیار کریں گے, غیر, مخالف, دشمن, جس کا جو نام آپ رکھ لیں, جن سے ایک دن نہ نبھے. اور عربی میں کہاوت ہے کہ جب تک آپ کا مخالف یعنی دشمن آپ کی تعریف نہ کرے تب تک آپ کی تعریف سچی نہیں ہے. اس کو سچا نہ سمجھو جب تک اس کی بات دشمن نہ کہہ دے. بالکل, اس بات کو ذہن میں رکھیے کہ ہم دوسروں کے ساتھ جن سے بگاڑ ہے, جو آپ کو دکھ دیتے ہیں, جو آپ کو تکلیف دیتے ہیں, جو آپ کی زندگی ویران کرتے ہیں, اور کسی کا بولا ہوا جملہ کہ اس کو بھی معاف کر دوں جس نے میری زندگی برباد کر دی, ہاں جی اس کو بھی معاف کر دیں, اس کو بھی معاف کر دوں جس نے مجھے یہاں لا کر چھوڑ دیا, معاف کر دیں, اس کو بھی چھوڑ دوں جو صرف مجھے بچہ دے کر چلا گیا اور اس نے بعد میں یہ تک نہ پوچھا کہ بیٹا ہوا کہ بیٹی, جی ان کو بھی معاف کر دیجیے, اس لیے کہ اللہ آپ کو معاف کرے گا. کیوں گلٹ کے ساتھ جیتے ہیں؟ اس دل کو آپ نے کل اللہ کے پاس پیش کرنا ہے. اللہ منت اللہ بقلب سلیم. کوئی آپ کی زندگی ضائع کرتا ہے نا, آخرت نہ ضائع کیجیے. آپ اس کی بھی حرص رکھیے. اور اچھا اخلاق دشمنوں کو اپنا بناتا ہے. آگے ہم پڑھیں گے حامیم سجدہ میں کان ولی حمیم بن جاتے ہیں. تو مت زبانیں خراب کیجیے. اور ہماری زبانیں خراب ہوتی ہیں سگے بھائی بہنوں میں, جائیدادوں کے جھگڑے, رشتہ ٹوٹا, پھپھی چچا کا رشتہ, ماموں کا رشتہ, فلاں کا رشتہ, ٹوٹ گیا تو کیا ہو گیا, چھوٹ گیا تو کیا ہوا, اور کہاں پھر اگر اس شخص جس سے آپ کا تعلق بن کے ٹوٹا آپ اس کو بد دعائیں دیں, دعائیں دیجئے. تو زندگی کا یہ اصول ہے. وہی لوگ بڑے کام کرتے ہیں جو اپنی ذاتی زندگی کے دکھوں سکھوں سے اوپر نکل کر صرف اور صرف اللہ کے نام کے لیے دنیا میں جیتے ہیں. تو جب بھائیوں نے سنا, ہو یہ ہے وہ ڈراپ سین. دیکھیں پہلے نمبر پہ اگر آج 11 پہ یہ قصہ شروع ہوا تھا نا, 89 پہ آ کے بردرس کو پتا چل رہا ہے کہ یہ ہمارا بھائی یوسف ہے. کتنا حوصلہ تھا. ہمارے اندر اتنا ظرف کیوں نہیں ہے؟ تھوڑ دلے ہیں ہم, تھوڑ بیتے ہیں, ہمارے حوصلے بڑے چھوٹے ہیں. تو اللہ ہمارے دلوں کے برتنوں کو بڑے سے بڑا کر دے کہ ہر ایک کا دکھ بسم اللہ, تانا بسم اللہ, سبحان اللہ, الزام لگاتے ہو بسم اللہ, میرے چہرے سے اسمائل نہیں جائے گی اور میں تمہیں کبھی بد دعا نہیں دوں گا, تم جو مرضی میرے بارے میں کہہ دو. تو اب سنیے ذرا یوسف کے بھائی کیا کہتے ہیں. انہوں نے کہا, کیا واقعی تو ہی یوسف علیہ السلام ہے؟ جواب دیا کہ ہاں میں یوسف ہوں. نوٹ کیجئے, اب یہاں تو ہم علیہ السلام بول رہے ہیں نا ترجمے میں, اگر آپ عربی کو دیکھیں تو صرف ایک لفظ ہے, انا یوسف. وہذا اخی, کوئی سابقہ نہیں, کوئی علاقہ نہیں. ہم ہوتے چار لفظ پہلے لگاتے, جی میں ہوں عزیز مصر, وزیر فلاں فلاں, عالم فاضل, مفتی شفیع یوسف صاحب. کتنا شوق ہے ہمیں اپنے ناموں کے ساتھ سابقے علاقے لگانے کا. چھوٹا منہ بڑی بات لگتی ہے کبھی کبھی ہم اپنے بارے میں جو باتیں کہتے اور سنتے ہیں. تو یاد رکھیے, اپنا نام چھوٹا سا لیا کریں. یہ نہ کہ میں عالمہ ہوں, میں عاملہ ہوں, میں فقیہ ہوں. آپ کچھ بھی نہیں, آپ اللہ کی بندی ہیں بس, اس سے زیادہ اور آپ کا کوئی مقام نہیں ہے. اور یہ میرا بھائی ہے, بنجامین کی طرف اشارہ ہے, اور کوئی بڑائی نہیں, بلکہ کا قد من اللہ علینا انہ من یتقی ویصبر فان اللہ لا یضیع اجر المحسنین. بات یہ ہے کہ جو بھی پرہیزکاری اور صبر کرے تو اللہ تعالیٰ کسی نیکوکار کا اجر ضائع نہیں کرتا. اللہ کو کریڈٹ دیجئے, مت اپنے گنگائیں, اپنی تعریفیں مت کیجئے. उन्होंने कहा, अल्लाह की कसम, अल्लाह ने तुझे हम पर बर्तरी दी है और ये भी बिल्कुल सच है कि हम खताकार थे। ये दुश्मन की गवाही है। ये जुमला सुनने के लिए आप भी अल्लाह से दुआएं करें। लिखिए इस जुमले को अरबी में, हाईलाइट कर लीजिए कि तल्लाहि लकद आसरक अल्लाहु अलैना। मुखालिफ से, दुश्मन से, शरीके वाले से, जो अच्छा नहीं लगता उससे, ये जुमला सुनने के लिए यूसुफ को कितना सब्र करना पड़ा, कितना शुक्र करना पड़ा, कितना अल्लाह के फैसलों पे राजी रहना पड़ा। लेकिन आज वो दिन आ गया ना, तो आप क्यों बुरे बनते हैं अपने खानदानों की बुराइयां करके और अपने ससुराल के रोने रोके कि इन्होंने मुझे कुछ नहीं दिया, इनको तो मैं माफ नहीं करूंगी। तो ना कीजिए, कल अल्लाह ने भी आपके बारे में कह दिया तो क्या करेंगे। यहां बैठकर सबको माफ करें, ससुरालियों को भी माफ करें, इसराइलियों को भी माफ करें, और आप मैके को भी माफ करें, सगे भाई बहनों को माफ कर दें। गंदे दिल के साथ कुरान समझ नहीं आता और दिल नहीं लगता, नींद आती है, छोड़ दिया सुनना, तो शायद कोई गंदगी दिल में पड़ी थी कि कुरान उसमें आ ही नहीं रहा। जवाब दिया, आज तुम पर कोई मलामत नहीं, अल्लाह ताला तुम्हें बख्शे, वो सब मेहरबानों से बड़ा मेहरबान है। ये है अखलाक, ये किरदार चाहती हूं मैं अपने आप से और आपसे। एक दूसरे के लिए रुहमा बैना हूं, हम खून के रिश्तों में आंखों में खून उतार लेते हैं। वो खून आंखों में नहीं उतारने वाला होता, वो खून दिल में रखिए जोश फूटे। और याद रखिए, खून का रिश्ता चाहे कोई एक दूसरे को अल्लाह ना करे कत्ल भी कर देगा ना, फिर भी जब आमने सामने आएगा तो अंदर एक हूक जरूर आती है। तो सबको माफ कीजिए, लेके भाई जायदादें माफ कर दे, खा गए आपका हिस्सा माफ कर दे, तोड़ दिया आपका ताल्लुक, बेटा आपका बर्बाद हो गया, बेटी का साथ छोड़ दिया, माफ कर दीजिए, इसलिए कि अल्लाह तुम्हें बख्शे, वो सब मेहरबानों से बड़ा मेहरबान है। ये अकीदा है असल में, आप इसको मामलात की सूरत में देख रहे हैं ना, ये अकीदा है। आपका अल्लाह के साथ ताल्लुक मजबूत होता जाए, बंदों में उलझते ही आप कहते इसकी क्या औकात थी मुझे दुख दे, ये तो मेरे रब का मेरा मामला है, कोई अल्लाह मुझे कोई खैर देना चाहता है। और जिंदगी में उसी को बड़ी नेमतें मिली जो अल्लाह के हर फैसले पर राजी रहा, जहां गम भी खुशियों की तरह हसीन लगे। जिंदगी को उस मुकाम पर लेकर आना, फिर देखिए अल्लाह आपको कितने काम का बनाता है। आगे देखिए आयत 93 से 98। अब अगला सीन, ये सब रूज और जवाल है यूसुफ की जिंदगी के। अब भाइयों से दोस्ती हो गई तो बाप याद आ गए, कहा जाओ उनको लेकर आओ। कैसे? टॉपिक लिखिए, अल्लाह जब चाहे किसी चीज में बरकत डाल दे, वही कुर्ता जिसको देखकर वो रो के याकूब अलैहिस्सलाम की आंखें चली गईं, अब वही कुर्ता जा रहा है और आंखों पे पड़ेगा तो आप देखेंगे बरकत हो जाएगी, अल्लाह ताला अता कर देगा। तो गलत तरफ जाए बगैर याद रखिए, किसी पीर साहब के कुर्ते में कोई बरकत नहीं, किसी के जुब्बे में, किसी के में नहीं, बरकत अल्लाह डालता है। कैसे? इस खबूबी कमी सिहा फालकू वज ही अभी, मेरा ये कुर्ता तुम ले जाओ और इसे मेरे वालिद के मुंह पर डाल दो कि वो देखने लगे और वो और आ जाए और अपने तमाम खानदान को मेरे पास ले आओ। ये है मुहसिनीन कि उधर अब खाना खत्म, गुर्बत खत्म, सब इधर आ जाओ। आज आप कहते हैं हमने भी अपना सारा खानदान नार्वे बुला लिया, तो अब नार्वे बुलाकर आपने उनको किस चीज पे रखा ये भी तो सोचिए। देखिए, पहले लोगों को दीन दीजिए फिर दुनिया की दौलत बांटे। जिस तरह आपने अपने प्यारों को नॉर्वे बुला लिया ना वीजे दिला के और झूठे सच्चे चले बेटे बेटियां भी बनाकर, अब उन तक दीन पहुंचाइए। क्योंकि अगर यहां के रंग में ढंगकर कोई ऐसा शख्स बिगड़ गया जिसको आपने बुलाया था, तो कहीं आपसे भी उसका जवाब न हो जाए। तो तावन अल बिर्री व तक्वा, क्या कहा कि मेरे खानदान को ले आओ इधर। मोहसिन ऐसे ही होते हैं कि लोगों के दीन की फिक्र करते हैं। जब ये काफिला जुदा हुआ तो इनके वालिद ने कहा, मुझे तो यूसुफ की खुशबू आ रही है, अगर तुम मुझे सठियाया हुआ करार न दो। वो कहने लगे कि वल्लाह आप अपने इसी पुराने खप्त में मुब्तला हैं। जब खुशखबरी देने वाले ने पहुंचकर इनके मुंह पर वो कुर्ता डाला, इसी वक्त फिर बीना हो गए, आंखें वापस आ गई। कहा, क्या मैं तुमसे ना कहा करता था कि मैं अल्लाह की तरफ से वो बातें जानता हूं जो तुम नहीं जानते। यह है बंदा मोमिन का पुर उम्मीद रहना। याकूब अलैहिस्सलाम का भी अपना ही किरदार है इस पूरे वाक्य में, इसको भी जरा सा गौर से देखिएगा तो आपको पेरेंटिंग के बहुत खूबसूरत नुक्ते दिखेंगे इसके अंदर। उन्होंने कहा, भाजी आप हमारे गुनाहों की बख्शिश तलब कीजिए, बेशक हम कसूरवार हैं। ये है विन विद काइंडनेस। लोग कहते हैं किल विद काइंडनेस, मैं कहती हूँ विन विद काइंडनेस। یعقوب علیہ السلام نے بچوں کے کا ساتھ نہیں چھوڑا, رشتہ نہیں توڑا, آپ بھی نہ توڑیے. آپ کے بچے لڑکتے ہوئے باہر درختوں کے گرے ہوئے پتوں کی طرح ہو جائیں گے اگر آپ نے ان کو اس معاشرے کے بے رحم ماحول میں چھوڑ دیا. پیار دیجئے, محبت دیجئے, کیونکہ محبت فاتح عالم. تو آج بچوں نے توبہ کی, اللہ نے ان کو بھی معاف کر دینا. کہا اچھا میں جلد ہی تمہارے لیے اپنے پروردگار سے بخشش مانگوں گا, وہ بڑا ہی بخشنے والا اور نہایت مہربانی کرنے والا. مفسرین کہتے صوفہ سے مراد سحری کا وقت ہے, تو اپنے بگڑے ہوئے بچوں کے لیے اپنی سحریوں کو, اپنی تہجدوں کو جگا لیجئے. اس وقت اللہ تعالیٰ آسمان دنیا پہ آتا ہے. اگر اس وقت آپ اللہ تعالیٰ سے ان کی ہدایت کی دعائیں کریں گے, انشاء اللہ تعالیٰ آپ دیکھیں گے کہ بگڑے ہوئے کو بھی اللہ تعالیٰ ہدایت پہ لاتا ہے. اور ماں اور باپ کی دعا میں تو ویسے ہی اللہ نے بڑا اثر رکھ دیا, اور یعقوب علیہ السلام کی دعاؤں نے واقعی پھر اس کام کو کروا دیا جو کہ ہوتا دکھ نہیں رہا تھا. پھر آگے دیکھیے, اب آخری باتیں شروع ہو رہی ہیں اس کہانی کی. آیت 99 سے 100, ٹاپک ہے خواب کی تعبیر. کب دیکھا تھا خواب, یا کب دکھایا تھا اللہ نے خواب؟ 8-9 سال کی عمر میں. اور آپ دیکھیے کتنے سال بعد, تقریباً 40 سال کے بعد خواب پورا ہوتا دکھتا ہے. ہم کیا کہتے ہیں, رات کو خواب دیکھا صبح پورا ہو جائے. کچھ تو خوابوں کی تعبیر کی کتاب پاس رکھ کے سوتے ہیں کہ جو خواب دیکھے بس صبح اس کی تعبیر بھی معلوم ہو جائے. تو انتظار کیجیے, اور رات کے خوابوں کو پورا کرنے کے لیے اگر 40 سال کی حد ہے نا, علماء کہتے ہیں یہ بات کہ 40 سال کے بعد بھی اس خواب کی تعبیر ہو سکتی ہے جو آپ نے 40 سال پہلے دیکھا تھا. اسی طرح میں پھر آپ کو دن کے خوابوں کی بات کہتی ہوں, آپ کے اور میرے لیے. آپ جو دن کو خواب دیکھتے ہیں نا, جیسے میں آپ کو اپنے خواب بتا دوں جو بڑے واضح اور بڑے کلیئر ہیں, آپ مجھ سے اگلے 10-15-20 سال کے بھی خواب بالکل پوچھ سکتے ہیں. ویری بلنٹلی میں آپ کو بتانے کو تیار ہوں, یہاں تو آپ کو آف کورس نہیں پوچھیں گے. لیکن اپنے خواب دیکھیے دن میں, لب پہ آتی ہے دعا بن کے تمنا میری, ہر جگہ میرے چمکنے سے اجالا ہو جائے. بچپن میں اگر کبھی یہ پوئم آپ نے اسکول میں اسمبلیوں میں سنی تھی بغیر اس کے مانی جانے, تو خواب دیکھیے کہ آپ کے ذریعے سے دنیا کے اندھیرے دور ہو جائیں. اس وقت اس کرونا وائرس کے لاک ڈاؤن سے نکلنے کا بھی یہی راز ہے, اور دنیا سے ہر قسم کی نیوڈیٹی اور گندگی اور اپنی نسلوں کے مستقبل کو محفوظ کرنے کا ایک ہی راز ہے کہ اس قرآن کے نور کو عام کر دیجئے, ضائع مت کیجئے. آپ کو اللہ نے چھوٹی سی ایک کینڈل بنا کر سبب بنا دیا تو آپ کا اجر اس میں شامل ہوگا. تو آپ کے خواب قرآن کے نور کو عام کرنے کے ہوں, اور پچھلے 10 سالوں میں جس طریقے سے یہ خواب پورے ہوئے ہیں, یہ واقعی اللہ ہی کے کام ہے. اور امید ہے کہ اللہ اگلی زندگی میں بھی جو اگلے خواب ہے وہ پورے کرائے, اور آپ جیسے خوبصورت لوگوں کا ساتھ اگر اللہ رکھے تو پھر ہم رات دن دنیا میں یہ کام کریں. کل پرسوں پتہ نہیں کہاں کہ میرے نظروں سے ایک جملہ گزرا, کسی نے ڈاکٹر اسرار صاحب کے لیے کہا تھا کہ ان کو دنیا سے گئے ہوئے شاید 8 سال ہو گئے ہیں لیکن وہ ابھی بھی دلوں میں ہیں. تو مجھے پرسنلی ان سے کوئی موقع نہیں ملا, لیکن میں ان کی بہت عزت کرتی ہوں, بہت ریسپیکٹ ہے, تو مجھے بہت ان پہ رشک آیا. اور میں سوچ رہی تھی کہ یہ ہے زندگی. آپ ویڈیوز کھول لیں, یوٹیوب کھول لیں, دن رات آپ کو ان کے چھوٹے چھوٹے کلپ دیکھیں گے, وہ تڑپ کے گئے ہیں, واقعی وہ تڑپے اور تڑپا کے گئے. تو انسان ہر ایک کی تعریف کرے, آپ یہ کسی گروہوں اور مسلکوں کی باتیں نہ سمجھا کریں. آج صبح ایک اچھی, آپ نے بھی کل رات کو سنی ہوگی, یعنی وحید الدین صاحب کا انتقال ہوا, کسی کو پتہ بھی نہیں ہوگا وہ کون تھے, مفکر تھے. کتنی کانٹراڈکٹری ہے ان کے بارے میں اور کیا کچھ ہے, لیکن کبھی آپ ان کی ایک بک, ایک آرٹیکل پڑھ لیں, ایسے لگتا ہے چائے کا کپ پی کے جیسے تسکین ہو. آج دنیا سے چلے گئے. گڈ ورڈ کمپنی بہت معروف کمپنی ہے دنیا میں کتابوں کی, اس کے بانی تھے. آج انہیں کا بیٹا سفیر رحمان ہے غالباً ان کا نام, وہ انہیں کا آگے چل رہے ہیں. تو زندگی وہ گزاری ہے, تقریباً 100 سال کی ان کی عمر تھی, کیونکہ جب میں امریکہ میں تھی تو تب میں نے فرسٹ ٹائم ان کو پڑھنا سننا شروع کیا. تو میں سوچتی تھی میں کبھی انڈیا گئی تو میں ان سے ضرور ملوں گی, اور تب وہ 70s میں تھے یا 80s میں تھے شاید. تو بہرحال زندگی وہ گزاری ہے کہ آپ کے خواب آپ کے بعد پورے ہوں اور لوگ آپ کی یہ باتیں یاد کریں, ورنہ تو لوگوں نے تیسرے ہی دن جائیدادوں پہ جھگڑ کر آپس میں لڑ بھڑ جانا ہے. اپنی جائیدادوں کو زندگی میں لگا دیجئے اس قرآن کے نور کو عام کرنے کے لیے. آپ کے لیے یہ صدقہ جاریہ ہے, آپ کی قبر کی کشادگی ہے. کیوں آپ پیچھے لڑائی جھگڑے کے لیے چھوڑ کر جاتے ہیں ان چیزوں کو؟ تو کہیے کہ اللہ دنیا میں ان اندھیروں کو دور کرنے کے لیے تو مجھے اور میری ذات کو اور میرے بچوں کو, میری نسلوں کو قبول کر لے. اور آپ دل سے دعا کریں گے اللہ ضرور قبول کرے گا. یوسف علیہ السلام کا خواب سچا ہوتا ہے, دیکھتے ہیں. فلما دخل ولا یوسف, جب یہ سارا گھرانہ یوسف کے پاس پہنچ گیا. اب یوسف کا ایک اور سینٹیمنٹل ٹائم آ گیا, پہلے بھائی ملے, پھر اگلے ٹرپ میں سگا بھائی بھی مل گیا, اور اب ماں باپ. کیسے؟ یوسف نے اپنے ماں باپ کو اپنے پاس جگہ دی اور کہا کہ اللہ کو منظور ہے تو آپ سب امن و امان کے ساتھ مصر میں آئیے, اور اپنے تخت پر اپنے ماں باپ کو اونچا بٹھایا. ماں باپ کو اونچا ہی بٹھانا تھا, چاہے وہ خود کتنے بڑے تخت پہ بیٹھ گئے. یہاں بھی عمل کا نقطہ لیجئے, آپ کو عزت چاہیے تو آپ کو یہ کرنا پڑے گا. آپ دنیا میں صدارت, وزارت, معیشت, معاشرت, جس تخت پہ بھی بیٹھ دیے جائیں, اپنے والدین کو اپنے سے اونچا ہی سمجھیں. اور سب اس کے سامنے سجدے میں گر گئے. سجدہ تعظیمی تھا. آج اس سے کوئی تاویل لے کر کسی بزرگ زندہ یا مردہ کے آگے سجدہ نہیں کر سکتا, کیونکہ دین محمدی میں ایسے سجدے منع ہیں. تب کہا, ابا جی, یہ میرے پہلے خواب کی تعبیر ہے, میرے رب نے اسے سچا کر دکھایا. اس نے میرے ساتھ بڑا احسان کیا جبکہ مجھے جیل خانے سے نکالا, اور اب لوگوں کو صحرا سے لے آیا اس اختلاف کے بعد جو شیطان نے مجھ میں اور میرے بھائیوں میں ڈال دیا تھا. میرا رب جو چاہے اس کے لیے بہترین تدبیر کرنے والا ہے, اور وہ بہت علم و حکمت والا ہے. ان جملوں میں آپ کو محبت دکھی ہے؟ یہ 40 سال کے عروج اور زوال کے بعد بولے ہوئے جملے. تو زندگی میں اپس اینڈ ڈاؤنس آتے رہیں گے. اپنا اخلاق خراب نہ کیجئے, اپنا کردار گندا نہ کیجئے. اور پھر آیت 101 میں وہ دعا نکلی کہ اللہ دنیا کی تو اب ساری نعمتیں دے دی, اب آخرت کی فکر ہے, اب عقبہ کی فکر ہے, اور ہمیں بھی ہونی چاہیے. جب دنیا میں آپ کے مشن پورے ہوتے جائیں تو واستغفر, اپنی بخشش کی دعائیں کرنی شروع کر دیں. تو دیکھیے سچے مومن کی دعا, رب قد آتیتنی من الملک, اے میرے پروردگار, تو نے مجھے ملک عطا فرما دیا, اور تو نے مجھے خواب کی تعبیر سکھلائی. اے آسمان و زمین کے پیدا کرنے والے, تو دنیا اور آخرت میں میرا ولی اور دوست اور کارساز ہے, تو مجھے اسلام کی حالت میں فوت کر اور نیکوں میں ملا دے. فاطر السماوات والارض انت ولیی فی الدنیا والآخرہ, توفنی مسلما والحقنی بالصالحین. ترتیب سے آنے والی دعاؤں میں آپ کے سامنے قرآنی دعا ہے, فنی قریب میں آپ کو یہ ساری دعائیں ترتیب سے ملتی ہیں. آپ کو مجھے بھی یہ دعا اپنی دعاؤں میں شامل کرنی ہے انشاءاللہ تعالی. یہاں دیکھیے قلب مومن کی دعا بھی ہے. سچا مومن یعنی حضرت یوسف اس پوری سٹوری میں ایک سچے مومن کے ریپریزنٹیٹو تھے. تو توفنی مسلمم والحقنی بالصالحین پہ سچے مومن کی سیرت میں سے آپ کو چند چیزیں اپنے لیے عمل کی نکلتی ہیں دکھیں گے, اس پہ غور کیجئے گا. پہلی بات ہے کہ حاسدوں پر فتح ملنے پر ملامت نہ کرنے والے ہوتے ہیں. بھائیوں پہ فتح ملی, کوئی ایک جملہ ہے, ہرا, جشن, یا دیکھا پھر, سنا تمہیں, لگ گیا پتا, کیا تھا میرا مقام, نہیں بولا. مت بولیے, چھچور پنا لگتا ہے, بھونڈے لگتے ہیں آپ ایسی باتیں بولتے. چار پیسے آتے ہیں, ہم اپنے رشتہ داروں پہ جا کر ایسی ایسی بڑکے مارنے لگتے ہیں, تو مت ماریے. پھر اللہ کی بندگی اور غلامی پر ثابت قدم رہنے والے بنیے. کامیابی پر بارگاہ الہی میں اس کا شکر ادا کرنے والے ہوتے ہیں سچے مومن. اور پھر سب سے بڑی بات, اللہ کے احسان کا اعتراف کرنے والے. آپ اس دعا پہ جب بعد میں تفصیل سے سنیں گے تو اتنا غور و فکر کیا ہم نے اس پہ کہ کوئی بری بات کا تذکرہ نہیں کیا. جیل میں ڈالنے کا ذکر نہیں, جیل سے نکلنے کا, عورتوں کے بہکانے کی بات نہیں لیکن ان کے توبہ کی بات ہے, بھائیوں کے کنویں میں ڈالنے کی نہیں لیکن کنویں سے نکلنے کی بات ہے. تو محسنین ایسے ہی ہوتے ہیں, اللہ تعالیٰ ہم سب کو محسن بنا دے. اس کے بعد آیت 102 سے 103 غیب کی خبریں. اب واپس نبی صلی اللہ علیہ وسلم کی طرف روئے سخن ہے کہ اب آپ کو یہ ساری کہانی جو سنائی اس میں آپ کے لیے کیا بات ہے. فرمائے, ذالک من انباء الغیب نوحیہ الیک, یہ غیب کی خبروں میں سے ہے جس کی ہم آپ کی طرف وحی کر رہے ہیں. آپ ان کے پاس نہ تھے جبکہ انہوں نے اپنی بات ٹھان لی تھی اور وہ فریب کرنے لگے تھے, گو آپ لاکھ چاہیں لیکن اکثر لوگ ایماندار نہ ہوئے ہوں گے. مکہ والوں نے یہ پوری کہانی اللہ کے نبی کی زبان سے سن بھی لی پھر بھی نہ مانے. تو وہی بات ہے, جب دل میں ہدایت کی طلب نہیں ہوتی تو 13 سپارے سن کر بھی بندہ نہ سنے کہ میں نے کیا سنا. تو دعا کیجیے یہاں کہ جب دلیل مل جائے, جب کتاب مل جائے تو ماننا ہوگا. آپ ان سے اس پر کوئی اجرت طلب نہیں کر رہے, یہ تو تمام دنیا کے لیے نری نصیحت ہی نصیحت ہے. آسمانوں اور زمین میں بہت سی نشانیاں ہیں جن سے یہ منہ موڑ کر گزر جاتے ہیں. آپ کی میری زندگی میں ایسی بہت ساری نشانیاں گزرتی ہیں جس کو آپ کہہ سکتے ہیں کہ کچھ قومی، کچھ اخلاقی، کچھ انفس کی، تو ہمیشہ زندگی میں جب کوئی ڈاؤن فال آئے، کوئی اپس اینڈ ڈاؤن آئے، تو ضرور سوچا کرے کہ اللہ تعالیٰ مجھے اس سے کیا سکھانا چاہتے ہیں. آگے آیت 106-108، ہر قسم کے شرک سے بچنا ہے. یہ ہے وہ آیتیں جس نے پہلی بار مجھے بھی ایک احساس دلایا تھا کہ کہیں میں تو مشرک نہیں ہوں. سنیے گا ذرا اس کا ترجمہ اور غور کیجئے گا اور دعا کرے کہ اللہ ہمیں علم لینے والا بنا، اس شرک کے موضوع کو ہم سمجھے، کیونکہ بہت سارے لوگ بےچارے لا علمی میں شرک کرتے ہیں. اسی لیے اللہ تعالیٰ فرماتے ہیں، وما یومن اکثرہم باللہ الا وہم مشرکون، ان میں سے اکثر لوگ باوجود اللہ پر ایمان رکھنے کے بھی مشرک ہیں. کیا وہ اس بات سے بے خوف ہو گئے کہ ان کے پاس اللہ کے عذابوں میں سے کوئی عام عذاب آ جائے، یا ان پر اچانک قیامت ٹوٹ پڑے اور وہ بے خبری میں ہوں؟ آپ کہہ دیجئے، میری راہ یہی ہے، میں اور پیروکار اللہ کی طرف بلا رہے ہیں پورے اعتماد یقین کے ساتھ، اور اللہ پاک ہے اور میں مشرکوں میں سے نہیں. یہ بھی بڑی خوبصورت آیت ہے، اس سے مجھے اپنا پرانا ایک لیکچر یاد آتا ہے، DQ 9 ہمارا مینچسٹر سے ہوا تھا. ان دنوں میں میں نے ایک لیکچر انہی آیتوں پہ دیا تھا کہ کیسے اللہ کی راہ، یعنی اصل میں اس میں ساری وہ تڑپ ہے کہ لوگوں کو اللہ سے جوڑیے، بندوں سے، گروہوں سے، اداروں سے نہیں جوڑنا. تو یہ آیتیں اس میں بہت ہی خوبصورت طریقے سے اپنا کہہ لیجئے کہ موضوع سخن بیان کرتی ہیں. اللہ تعالیٰ ہم سب کو بھی اللہ کی طرف بلائے، اور گواہی دیجئے گا آپ بھی کہ آپ یہ سب سننے کے بعد کس سے جڑ رہے ہیں دن بہ دن؟ اللہ سے جڑ رہے ہیں نا، الحمدللہ. تو گروہوں، مسلکوں، جماعتوں سے اوپر اٹھ کر اللہ کی طرف جوڑیے. آپ جب لوگوں کو اللہ سے جوڑیں گے، لا محالہ طور پہ اللہ ان کے دلوں میں آپ کی محبت بھی ڈالے گا، آپ کو دعاؤں کا حصہ بھی بنائے گا. لیکن جب ہم مختلف ناموں میں کھو جاتے ہیں اور پھر فرقوں میں اور جماعتوں میں کھو کر حق بات کو چھوڑ دیتے ہیں، تو یاد رکھیے پھر آپ کی نیکی آپ کی ہے، وہ قبر میں آپ کو فائدہ دینے والی تھی. اگر آپ نے چھوڑ دی ہے تو کوئی بات نہیں، لیکن کسی کے اس وجہ سے گناہ تو کم از کم کوئی نہ کرے. ہم ہمیشہ لوگوں کو خوش کرنے کے لیے بعض دفعہ اللہ کو ناراض کرنے پہ چلے جاتے ہیں، اور دوسری بات ہے پورے یقین اور اعتماد کے ساتھ لوگوں کو اللہ کی دعوت، اللہ کے رستے کی دعوت دیا کرے. اور پھر آخری دو آیتیں جس پہ یہ خوبصورت سی سورت مکمل ہوتی ہے، آیت 109-111، آخرت کا گھر اہل تقویٰ کے لیے ہے. وما ارسلنا من قبلک الا رجالا نوحی الیہم، آپ سے پہلے ہم نے بستی والوں میں جتنے رسول بھیجے ہیں سب مرد ہی تھے جن کی طرف ہم وحی نازل فرماتے گئے. عورتیں کیوں نہیں تھی؟ اس لیے کہ ہر مرد عورت سے ہی تو پیدا ہوا. رسول تو مرد تھے، لیکن رسولوں کو پیدا کرنے والی عورتیں تھیں. جھگڑے کی کوئی بات نہیں ہے. کیا زمین میں چل پھر کر انہوں نے دیکھا نہیں کہ ان سے پہلے لوگوں کا کیا کچھ انجام ہوا؟ یقیناً آخرت کا گھر پرہیزگاروں کے لیے بہت ہی بہتر ہے. کیا پھر بھی تم نہیں سمجھتے؟ یہاں تک کہ جب رسول نا امید ہونے لگے اور وہ قوم کے لوگ خیال کرنے لگے کہ انہیں جھوٹ کہا گیا، فوراً ہی ہماری مدد ان کے پاس آ پہنچی، جسے ہم نے چاہا اسے نجات دی. بات یہ ہے کہ ہمارا عذاب گناہگاروں سے واپس نہیں کیا گیا. ان کے بیان میں عقل والوں کے لیے یقیناً نصیحت اور عبرت ہے. یہ قرآن جھوٹی بنائی ہوئی بات نہیں، بلکہ یہ تصدیق ہے ان کتابوں کی جو اس سے پہلے کی ہیں، کھول کھول کر بیان کرنے والا ہر چیز کو، اور ہدایت اور رحمت ہے ایماندار لوگوں کے لیے. سورت کی پہلی آیت میں بھی قرآن کا تذکرہ تھا، اور آیت 111 میں بھی دیکھیے ایمان والوں کے لیے اللہ کی طرف سے ہدایت اور رحمت کی بات ہے. کیا پتا چلا؟ ہدم و رحمہ، ہدایت اس کو ملتی ہے جو اس کو سمجھ کے پڑھتا ہے. چاہے اس وقت ہم مختصر سے ہی سمجھ رہے ہیں، لیکن سمجھ تو آ رہی ہے نا، مین تھیم تو سمجھ آ ہی رہا ہے قرآن کا. رحمت کب ہوتی ہے؟ جب آپ اس کو اچھی طرح سے پڑھتے ہیں، اس پہ غور کرتے ہیں، اس کے الفاظ کو ٹھیک ادا کرتے ہیں اور عمل کرتے ہیں. سب کو دعا دوں گی کہ اللہ یہ قرآن ان کے لیے ہدایت اور رحمت کا ذریعہ بن جائے. تو علم حق کے حصول میں معاون کتاب، کتاب ہدایت یہ قرآن ہے. قرآن سے حق کا علم حاصل کر کے حق کو ترجیح دینے والے، گمراہی کے اندھیروں سے نکل کر خیر اور ہدایت کو قبول کرنے والے ہوتے ہیں. اللہ تعالی ہم سب کو اس میں شامل کرے. یہ کیا ہوا؟ سورت پوری ہو گئی، ना तो यूसुफ की शादी हुई जुलेखा से, ना कहीं ये आयत आई कि इसको बेटे बच्चे के लिए पढ़ो जबकि माँ प्रेग्नेंट हो, और ना ये आया कि धुलनों के लिए पढ़ो। तो ये सब फैब्रिकेटेड मेड इन बरेसगीर पाको हिंद है, कुरान में ऐसा कुछ नहीं। हाँ ये आपने देख लिया कि अगर बेटियों को कुरान की आयतों का ये हिस्सा पढ़ा दिया जाए तो वो ससुराल में जाकर मुहसिना बनेंगी और आपकी इज्जत अफजाई करवाएंगी। अल्लाह ताला हमें इनको पढ़ाने और पढ़ने वाला बना दे। आगे चलेंगे जी सूरत रात। अभी तक पीछे मुस्तकिल तीन सूरतें अंबिया कराम के नामों पर थी और अब सूरत रात बीच में और इसके आगे दोबारा सूरत इब्राहिम एक नबी के नाम पे आने वाली है। रात में भी अरूज और जवाल है, थंडर बिजली का चमकना और गरजना। 13वें नंबर की सूरत है तरतीब के एतबार से, 13 और 43 आयात है, यानी थंडर स्टोम जिसको आप कह लीजिए क्योंकि उसमें भी अरूज और जवाल होता है। इस पारे के थीम के साथ भी इसको आप समझ लीजिए कि जिंदगी में कभी कभी बिजली चमकती है तो कभी अंधेरे हो जाते हैं, कोई आप पे गरज रहा होता है तो कभी आप उसके लिए गरजने वाले बन जाते हैं। तो हम इसकी 43 आयात में देखेंगे हक और बातिल की जंग। यहां समझिएगा अरूज और जवाल, जिंदगी में हम अपने इर्द गिर्द जो चीजें देख रहे हैं ना उसमें हर वक्त हक और बातिल की जंग लगी हुई है। ये है अरूज और जवाल, कभी हक ऊपर आ जाता है तो कभी बातिल आ जाता है ऊपर। इस सारे को हम इसी सूरत में जाकर आगे एक खास आयत की रोशनी में समझेंगे। फिर कायनात में फैली अल्लाह की निशानियां हैं, अल्लाह ताला जालिम से भी दरगुजर फरमाता है। कायनात के कुछ मज़ाहिर हैं इस सूरत में, अल्लाह ताला ने इस कौम की हालत नहीं बदली। फिर बिजली की कड़क के वक्त की दुआ है, सिर्फ अल्लाह ताला को पुकारा जाए, और हक और बातिल का कैसे साथ साथ चलता है माशरों में, और अकल वाले कौन होते हैं कैसे होते हैं। फिर इसके बाद आखिरी हिस्से में जन्नत की कुछ हल्कियां देखेंगे, अल्लाह की याद में दिलों को सुकून है, मारूफ आयत इस सूरत में आने वाली है। कुरान किताबे हिदायत है, फिर अल्लाह के रसूलों का मजाक उड़ाया गया तो हक और बातिल के रास्ते में आपका भी मजाक उड़ाया जाएगा, ये अप्स एंड डाउन ये तो चलेंगे। फिर कुफार के लिए दुनिया और आखरत में कोई पनाह नहीं, और अल्लाह ताला चाहता तो सबको हिदायत दे देता। फिर तकदीर की बात भी है इस आयत के इस सूरत के आखिर में, तकदीर से मुतल्लिक चंद आयात है, और आखिर में बताया जाएगा कि नताइज को अल्लाह पर छोड़ दो। हम भी छोड़ते हुए शुरू करते हैं सूरत को, बिस्मिल्लाहिर्रहमानिर्रहीम, अलिफ लाम मीम रा, तिलका आयातुल किताब। हरूफ मुकद्दास से शुरू होती ये सूरत है। कायनात में फैली अल्लाह की निशानियां, ये कुरान की आयात हैं, और जो कुछ आपकी तरफ आपके रब की जानिब से उतारा जाता है सब हक है, लेकिन अक्सर लोग ईमान नहीं लाते। हाईलाइट कीजिए इसको, अक्सर दुनिया में ऐसे ही होते हैं। अपने ऊपर लीजिए इसको जरा सा, इस चीज को अपनी जिंदगी का हिस्सा बनाइए कि आपने जब आपकी तरफ हक की कोई पुकार आ गई तो लब्बैक कहना है, बोलिए लब्बैक अल्लाहुम्मा लब्बैक, और जितना हक की पुकार पे आप लब्बैक कहते जाएंगे उतना अल्लाह ताला आपके लिए रास्ते खोलते जाएंगे। जिंदगी में बहुत से मौके आते हैं लेकिन बहुत सारे लोग फिर उस वक्त ईमान न लाकर खुद को इस खैर से महरूम कर देते हैं। फिर आगे फरमाया टू में, अल्लाह है जिसने आसमानों को बगैर सतूनों के बुलंद कर रखा है कि तुम इसे देख रहे हो, फिर वो अर्श पर करार पकड़े हुए है, इसी ने सूरज और चांद को मातहती में लगा रखा है, हर एक मियादे मुअय्यन पर गश्त कर रहा है, वही काम की तदबीर करता है और वह अपने निशानात खोल खोल कर बयान कर रहा है कि तुम अपने रब की मुलाकात का यकीन कर लो। आखरत की याद दिलाने वाली सूरतों में से एक सूरत है। कहिए कि अल्लाह हमें पूरा यकीन है कि हम तेरी मुलाकात करेंगे, बस इस यकीन को हमारे अमल में ढाल दे। इसी ने जमीन फैलाकर बिछा दी है और इसमें पहाड़ और नहरें जारी कर दी हैं, और इसमें हर किस्म के फलों के जोड़े दोहरे दोहरे पैदा कर दिए, वो रात को दिन से छुपा देता है, यकीनन गौर व फिक्र करने वालों के लिए इसमें बहुत सी निशानियां हैं। तो आपको भी मुझे निशानियों पे गौर व फिक्र करना है कि कायनात का ये निजाम कोई ऐसे ही तो नहीं चल रहा, कोई तो है जो पीछे से इन सब चीजों को कंट्रोल कर रहा है। और अगली आयत जो 4 है इसको सोचते वक्त दिलों को जहन में रखिएगा, क्योंकि हदीस में आता है कि दिलों की मिसाल जमीन के टुकड़ों की तरह, اس وقت آپ کے دل زمین کی چھوٹی چھوٹی ٹکڑی ہیں. قرآن کا پانی سب پہ ایک ساتھ چل رہا ہے جا رہا ہے, لیکن دیکھیے گا عمل کے عمل کے جو پھول بوٹے ہیں وہ سب کے مختلف ہوں گے. مثال کیا ہے, اور زمین میں مختلف ٹکڑے ایک دوسرے سے لگتے لگاتے ہیں, اور انگوروں کے باغات ہر کھیت ہیں اور کھجوروں کے درخت ہیں شاخدار, اور بعض ایسے ہیں جو بے شاخ ہیں. سب ایک ہی پانی پلائے جاتے ہیں, پھر بھی ہم ایک کو ایک پر پھلوں میں برتری دیتے ہیں, ایک پر ایک کو پھلوں میں برتری دیتے ہیں. اس میں عقل مندوں کے لیے بہت سی نشانیاں ہیں. ذرا سوچئے, پانی پھیکا, روح افزا تو نہیں ڈالتا کسان کے سرخ رنگ کے انار نکلے, چینی ملا پانی تو نہیں ڈالا کہ میٹھے آم نکلے. وہ کون ہے جو یہ سب کر رہا ہے؟ وہی ہے جو آپ کی میری زندگی کے عروج اور زوال کا مالک ہے. کیا تجھے تعجب ہو تو واقعی, اگر تجھے تعجب ہو تو واقعی ان کا یہ کہنا عجیب ہے کہ کیا جب ہم مٹی ہو جائیں گے تو کیا ہم نئی پیدائش میں ہوں گے؟ یہی وہ لوگ ہیں جنہوں نے اپنے پروردگار سے کفر کیا, یہی ہیں جن کی گردنوں میں توک ہوں گے, اور یہی ہیں جو جہنم کے رہنے والے ہیں جس میں ہمیشہ ہمیشہ رہیں گے. آپ دیکھیں کہ یہ باتیں پڑھتے سنتے وقت ایک دفعہ تو بندہ ہل جاتا ہے. کیسے زمین میں ایک بیج جاتا ہے اور اس سے اتنی پیاری فصل آتی ہے, اور کل ہماری قبریں ہمارے دوبارہ اٹھے جانے کے بیج بن جائیں گی, ہماری کمر کے مہرے, اور پھر اس کے بعد اللہ نہ کرے کہ اللہ کے سامنے مجرم بن کے کھڑے ہوں. اللہ تعالی ہماری اصلاح فرما دے. آگے 6-7 میں ٹاپک ہے, اللہ ظالم سے بھی درگزر فرماتا ہے. وَيَسْتَعْجِلُونَكَ بِالسَّيِّئَةِ قَبْلَ الْحَسَنَةِ, اور جو تجھ سے سزا کی طلبی میں جلدی کر رہے ہیں راحت سے پہلے ہی, یقیناً ان سے پہلے سزائیں بطور مثال گزر چکی ہیں, اور بے شک تیرا رب البتہ بخشنے والا ہے لوگوں کے بے جا ظلم پر بھی, اور یہ بھی یقینی بات ہے کہ تیرا رب بڑی سخت سزا دینے والا بھی ہے اور کافر کہتے ہیں کہ اس پر اس کے رب کی طرف سے کوئی نشانی کیوں نہ اتاری گئی. بات یہ ہے کہ آپ تو صرف آگاہ کرنے والے ہیں اور ہر قوم کے لیے ہادی ہے. نوٹ کیجئے, اپنے لیے پوچھئے, آج آپ کا ہادی کون ہے؟ دیکھیں الہادی تو اللہ تعالیٰ ہے نا, جس نے ہر انسان کی ہدایت کے لیے اسباب مہیا کیے ہیں. آپ کی ہادی یہ کتاب ہے, اور اگر آپ کو کسی بھی ذریعے سے یہ کتاب پہنچ رہی ہے تو آپ نے میں نے انشاءاللہ ہدایت کی طرف اپنے آپ کو بڑھانا ہے. آیت 8-10, کائنات کے مظاہر, اللہ یعلم ما تحمل کل انسا وما تغید الارحام, مادہ اپنے شکم میں جو کچھ رکھتی ہے اسے اللہ تعالی بخوبی جانتا ہے, اللہ تعالی اسے بخوبی جانتا ہے, اور پیٹ کا گھٹنا بھرنا بھی, ہر چیز اس کے پاس اندازے سے ہے. ظاہر اور پوشیدہ کا وہ عالم ہے, ظاہر اور پوشیدہ کو جاننے والا وہ عالم ہے, سب سے بڑا اور سب سے بلند و بالا. تم میں سے کسی کا اپنی بات کو چھپا کر کہنا اور باواز بلند کہنا اسے کہنا, باواز بلند اسے کہنا, اور جو رات کو چھپا ہوا ہو اور جو دن میں چل رہا ہو, سب اللہ پر برابر اور یکساں ہیں. سچ, کتنے لوگ ہیں جو رب کو پکارتے رہتے ہیں دن رات, لیکن اس کے باوجود آپ دیکھیے کہ نہ وہ تھکتا ہے نہ اکتاتا ہے, کیونکہ وَلَا يَعُودُهُ حِفْظُهُمَا وَهُوَ الْعَلِيُّ الْعَظِيمُ. اور آیت 11, یہ ہے وہ آیت جو آپ کی تھیم آیت جو ہم ڈسکس کر چکے. ٹاپک لکھ لیجئے, اللہ نے اس قوم کی حالت نہیں بدلی. کس کی؟ جس کو خود اپنی حالت کے بدلنے کا شوق نہ ہو. لہو موقبات من بین یدیہ ومن خلفہ, اس کے پہرے دار انسان کے آگے پیچھے مقرر ہے, فرشتوں کی طرف اشارہ, جو اللہ کے حکم سے اس کی نگہبانی کرتے ہیں. کسی قوم کی حالت اللہ نہیں بدلتا جب تک کہ وہ خود اس کو نہ بدلیں, وہ خود اسے نہ بدلیں جو ان کے دلوں میں ہے. اللہ تعالیٰ جب کسی قوم کی سزا کا ارادہ کر لیتا ہے تو بدلہ نہیں کرتا, یعنی جب اللہ ارادہ کر لے تو پھر اللہ کے ارادوں کو کوئی بدل نہیں سکتا اور سوائے اس کے کوئی بھی اس کا کارساز نہیں ہے. تو پھر کیا کریں؟ لکھیے ایک جملہ, حالات بدلنے ہیں نا تو حالت بدلیے. یہ ہے پیغام اس آیت کا. اللہ تعالی ہمیں اس پہ عمل کی توفیق دے. آگے 12 سے 13, بجلی کی کڑک کے وقت کی دعا. اور یہ دعا آپ بھی مانگ سکتے ہیں جب بجلی کی کڑک ہو. اسی پہ نام ہے سورت کا, سورۃ الرعد. هو الذی یریکم البرق خوفا وطمعا, وہ اللہ ہی ہے جو تمہیں بجلی کی چمک ڈرانے اور امید دلانے کے لیے دکھاتا ہے. آپ کی میری زندگی میں بھی یہ دو طرح کے عروج اور سوال آتے ہیں, کبھی بجلی کی چمک ہوتی ہے امیدیں دلانے والی, خوب چیزیں ٹھیک چلتی ہیں, ایوری تھنگ از گوئنگ فائن, لیکن کبھی کبھی پھر ڈراوے بھی ہوتے ہیں ڈرانے کے لیے. اور بھاری بادلوں کو پیدا کرتا ہے, گرج اس کی تسبیح و تعریف کرتی ہے اور فرشتے بھی اس کے خوف سے, اور وہی آسمان سے بجلیاں گراتا ہے اور جس پر چاہتا ہے اس پر ڈالتا ہے. کفار اللہ کے بارے میں جھگڑ رہے ہیں اور اللہ تعالیٰ سخت قوت والا ہے. کیا پتہ چلا؟ یجادلون فی اللہ, اس پہ ذرا سی اپنی نظریں جمع دیجئے. چھوٹی چھوٹی باتوں پہ بحثیں اللہ کو پسند نہیں, اللہ کے نام پر جھگڑے اللہ کو پسند نہیں. آج آپ دیکھیے, بڑے مقاصد کو چھوڑ کر, بڑی بڑی چیزوں کو چھوڑ کر لوگ چھوٹی چھوٹی باتوں پہ ہیں. تو لکھیے عمل کی باتیں, نان ایشوز کو ایشوز مت بنائیے, تبصرے ہی ہیں, یہ چھوڑ دیجئے, اس سے آپ کے حالات نہیں بدلیں گے. اختلافی باتوں کو جھگڑوں کا ذریعہ نہ بنائیں. کوئی دین کی طرف آنے لگے تو پھر اس پہ تنقید نہ کیجئے. حجاب کس رنگ کا پہنے, سجدہ اونچا کے نیچا, عورت مرد کی نماز, ان جھگڑوں سے نکلیے, اس سے تبدیلی نہیں ہوگی. آپ دیکھیے کہ جب لوگ عمل کرنے لگ جاتے ہیں نا تو دعووں کا وقت ہی نہیں ملتا. آپ کسی جگہ جائیں اور خوب آوازیں اٹھی ہیں تو آپ سمجھ جائیں گے کہ یہاں کام نہیں ہو رہا, کوئی بحث ہو رہی ہے, کوئی جھگڑا ہو رہا ہے. اور آپ کسی ایسے ادارے میں جائیں, کسی انسٹیٹیوٹ یا کسی سٹور پہ جائیں, خاموشی ہے, آفیسز میں لوگ کام کر رہے ہیں, تو آپ کیا سمجھیں گے کہ یہ کام کر رہے ہیں؟ پن ڈراپ سائلنس ہوگا. تو ہم محتاط ہو جاتے ہیں کیونکہ وہ ایگزامینیشن ہال کی کیفیت ہے. تو یہاں اپنے لیے عمل کا نقطہ لکھیے, میں کیا کروں؟ سوچیے, میں نے مستقبل کے لیے پلاننگ کرنی ہے, کیا پڑھوں, کیسے کروں, اپنے گھر کو اور اپنی مصروفیات کو کیسے مینج کروں تاکہ میں جھگڑوں سے نکل کر اس کتاب کو سمجھنے لگوں. اس سے انشاءاللہ اللہ آپ کے لیے راستے کھولے گا. آگے 14 سے 16, لہو دعوت الحق والذین یدعون من دونی. ٹاپک ہے صرف اللہ کو پکارا جائے. اسی کو پکارنا حق ہے. جو لوگ اوروں کو اس کے سوا پکارتے ہیں وہ اس کی پکار کا کچھ بھی جواب نہیں دیتے, مگر جیسے کوئی شخص اپنے دونوں ہاتھ پانی کی طرف پھیلائے ہوئے ہو. انالوجی ہے, ذرا سے اس کو امیجن کیجئے گا, تمثیل ہے. کیسے؟ کھلے ہاتھوں سے کوئی پانی لینا چاہے اور یہ سوچے کہ یہ پانی اس کے منہ میں پڑ جائے, حالانکہ وہ پانی اس کے منہ میں پہنچنے والا نہیں. ان منکروں کی جتنی پکار ہے سب گمراہی میں ہے. اللہ ہی کے لیے ہے زمینوں اور آسمانوں کی سب مخلوق, خوشی اور ناخوشی سے سجدہ کرتی, اور ان کے سائے بھی صبح و شام. آپ پوچھئے کہ آسمان اور زمین کا پروردگار کون ہے؟ کہہ دیجئے کہ اللہ. کہہ دیجئے کیا تم پھر بھی اس کے سوا اوروں کو حمایتی بنا رہے ہو, جو خود بھی اپنی جان کے بھلے اور برے کا اختیار نہیں رکھتے؟ کہہ دیجئے کہ اندھیرا بینا برابر ہو سکتے ہیں, یا کیا اندھیریاں روشنی برابر ہو سکتی ہے؟ کیا جنہیں یہ اللہ کا شریک ٹھہرا رہے ہیں انہوں نے بھی اللہ کی طرح سے کوئی مخلوق پیدا کی ہے کہ ان کی نظر میں پیدائش مشتبہ ہو گئی ہو؟ کہہ دیجئے کہ صرف اللہ ہی ان تمام چیزوں کا خالق ہے, وہ اکیلا ہے اور زبردست غالب ہے. کیا پتہ چلا کہ ان بحثوں کو چھوڑ دو. آگے ہیں جی وہ آیتیں جس کا اس پارے کے تھیم کے ساتھ سورت رات کے ناطے سے تعلق ہے. آیت 17-18, حق اور باطل کی کشمکش. خوبصورت ترین آیتوں میں سے یہ ایک آیت ہے. انزل من السماء ماء فسالت اودية بقدرها, اسی نے آسمان سے پانی برسایا پھر اپنی اپنی وسعت کے مطابق ندی نالے بہ نکلے. تصور میں لائیے, جیسے آسمان سے بارش ہوتی ہے تو زمین میں چھوٹے چھوٹے گھڑوں میں بھی پانی آ جاتا ہے. इसी तरह इस वक्त आप कुरान सुन रहे हैं, आपके भी दिल छोटे छोटे नदी नाले हैं, किसी का बड़ा हो सकता है किसी का छोटा है, किसी का जर्फ बड़ा है किसी का छोटा है, बर्तन जितना होता है उतना आता है, किसी के हालात कुछ हैं किसी के कुछ हैं, लेकिन जब अंदर कुरान आता है तो क्या होता है? ये एक एनालॉजी है, मिसाल बड़ी आम फहम है। क्या आसमान से पानी आया, नदी नाले बह निकले, फिर पानी के रेले ने ऊपर चढ़ी घास को उठा लिया, और इस चीज में भी जिसको आग में डालकर तपाते हैं जेवर या साजो सामान के लिए, इसी तरह की झाक है। इसी तरह अल्लाह ताला हक और बातिल की मिसाल बयान करता है। अब झाक तो नकारा होकर चली जाती है, लेकिन जो लोगों को नफा देने वाली चीज है वो जमीन में रह जाती है। अल्लाह ताला इसी तरह से मिसालें बयान करता है, बयान फरमाता है। जिन लोगों ने अपने रब के हुक्म की बजावरी की और इनके लिए भलाई है, और जिन लोगों ने इसके हुक्म की नाफरमानी की, तो अगर इनके लिए जमीन में जो कुछ है सब कुछ हो और इसी के साथ ऐसा ही और हो, तो वो भी सब कुछ अपने बदले में दे दें। यही हैं जिनके लिए बुरा हिसाब है और जिनका ठिकाना जहन्नुम है, जो बहुत बुरी जगह है। इन दो मिसालों में आपने क्या कुछ नहीं पढ़ लिया? वम्मा यन्फौ ना सुफयम कुछ, हाईलाइट कर लीजिए आयत 17 का ये जुमला कि वही बचेगा जो लोगों को नफा देगा। इस वक्त आपके दिलों पर कुरान की बारिश आ रही है और आप भी नदी नालों की तरह सैर हो रहे हैं, सैचुरेटेड हो रहे हैं। असल में तो इस मिसाल में हक और बातिल की जंग बताई गई है, जो इस बारे का थीम है कि कैसे अप्स एंड डाउन्स होते हैं। जब कुरान नाजिल होता है, और हुआ और आज भी हो रहा है, अल्लाह के नबी के जरिए हुआ तो साहब वो नजूल खास था। इस वक्त आप सुनते हुए जो सोच रहे हैं आपको अपने हालात के मुताबिक समझ आ रहा है, तो ये नजूल आम है। तो होता क्या है कि जब कुरान आप पढ़ते हैं, और आप इस वक्त भी पढ़ रहे हैं और सुन रहे हैं, तो ईमान वाले इसको सुनते वक्त अपने अंदर एक जवार भाटा महसूस करते हैं, फिर अपने माल अपने हाल के मुताबिक अपना वक्त लगाते हैं, अपना माल लगाते हैं। जिनको कैरियर बनाना होता है वो कैरियर के पीछे भागते हैं, और जिनको खुद कैरियर बनना होता है, बोझ उठाने वाला, वो इस कुरान को, इन आयतों को सुनने के दौरान नियत और इरादे करते हैं कि अब मेरी अगली जिंदगी कैसी होगी। हक और बातिल की इस जंग में मैं हक के रास्ते पे निकल पड़ूं ताकि अल हक मुझे जन्नतुल हक में पहुंचा दे। वो होते हैं जो फराइज की सतह से ऊपर उठकर अजीमत के रास्ते पे आते हैं, जो आपको ऊपर शुरू में बता दिया गया है पारे के इंट्रो में। और कुछ लोग मीडियोकर बन के पीछे रहते हैं। आप खुद फैसला कीजिए आपको किधर जाना है। याद रखिए कि जिनको अपनी आखिरत प्यारी होती है, जिनको अपना फायदा मकसूद होता है, और जिनके दिल में दर्द पैदा हो जाता है, फिर वो सिर्फ वो काम नहीं करते जो उनको असाइन किया जाता है। वो एक्स्ट्रा कहते हैं मुझे ये भी दे दें। वो सिस्टम को खराब नहीं करते, दूसरों के काम में अपना काम नहीं डालते, लेकिन उनको हर वक्त अपनी क्वालिटी को, अपने अपने मामले को, अपनी स्किल्स को बढ़ाना होता है कि कहीं को मेरी जगह ना ले ले, मैं हट ना जाऊं। और याद रखिए कि इंसान जिस चीज को अहम समझता है उस पर माल भी लगाता है, वक्त भी लगाता है। आप में से कुछ सिस्टर्स हो सकता है पिछली जिंदगी में किसी बड़े ही तल्ख तजुर्बे से गुजरी हो और इस वक्त दुखी हो, अकेली है, बच्चा नहीं, बच्चा फौत हो गया, घर टूट गया। कोई बात नहीं, ये जो आजमाइशें होती है ना, ये हमें डायमंड बनाने के लिए आती है। अल्लाह ताला आजमाइशों में डालकर आपके ईमान को कुंदन बना के आपको अपने काम का बना ले, और क्या चाहिए। और जब तक कट नहीं लगवाएंगे डायमंड नहीं बनेंगे। जो प्रेशर बर्दाश्त नहीं करेगा वो डायमंड नहीं बनेगा, वो कार्बन ही रहेगा। तो अगर आपकी जिंदगी में कोई इस वक्त अंधेरे दौर चल रहे हैं, तो अपने आप को कार्बन न बनाएं जला जला कर, कुड़ कुड़ कर, बल्कि अपने आप को अल्लाह की किताब के साथ पेश कर दीजिए। और जितने कट ज्यादा लगते हैं उतनी ही चमक भी ज्यादा होती है। हर चीज के अंदर वक्त के साथ आप देखते हैं कि बेहतरी की गुंजाइश होती है और होती ही जाती है। अगर आप में से कोई नायात को सुन रहा है और ऑलरेडी दीन का काम कर रहा है, तो उसको भी अपनी बेहतरी करनी चाहिए। आप किसी टीम को लीड कर रहे हैं, आप किसी इदारे के बड़े हैं, आप किसी हुकूमत में हैं, वक्त के साथ साथ आपकी कमजोरियां दूर होनी चाहिए और होती जाएंगी। अपने ऊपर परेशान ना हो, अपने ऊपर गिल्ट ना रखें, मैं कुछ नहीं, मैं गलत कर रही हूं, मेरी वजह से फलां का नुकसान हो रहा है और मैं सब छोड़ दूं, ऐसा नहीं होगा। शुरू में कुछ ना कुछ कमी तो रहती है, बाद में होगा। अच्छा, कुछ लोग ऐसे होते हैं जो बाहर खड़े देख रहे हैं, बस वही बात के जो नए नए लोग सुन रहे हैं इस वक्त, आप कहेंगे हम भी करें, हम क्या करें? अरे नहीं भाई, ये तो बड़े नेक लोगों का काम है, ये तो आप करें वो करें, तो नहीं। कोई एक धक्का देता है और आप उस मैदान में कूद पड़ते हैं, मुझे इजाजत दीजिए मैं आपको धक्के दे के इस रास्ते पर डाल दूं। कुरान सुना नहीं, सुनना शुरू कर दीजिए, पढ़ा नहीं, पढ़ना शुरू कर दें, एज अ स्टूडेंट नहीं पढ़ा, सुनना शुरू कर दीजिए, लेना शुरू कीजिए, और अगर सब सुन सुनाकर घर बैठे हैं तो कोई काम लीजिए। जितना आप काम लेंगे आपको फायदा होगा। एक बार मोमेंटम पर आ गए तो फिर आटो पे चलने लगती हैं चीजें। आप शुरू में मेहनतें कर जाइए, फायदा होगा। बाकी रह गई इस दीन के रस्ते की आजमाइशें, चाहे वो इंसानों की तरफ से इन ताल्लुकात की सूरत में आए, या घर वालों के दुख देने के, या घर वालों के आपको बुरा भला कहने की सूरत में आए, तो एक जुमला लिख लें जिम के तौर पे, आजमाइशें मोमिनों को कमजोरियों से पाक कर देती हैं और इस्लाम को कमजोर लोगों से पाक कर देती हैं। कमजोर लोगों से नहीं होना, अगर आप कमजोर हैं तो बेहतर है कि आप ना हो। ये सारी कश्मकश इस वक्त सोसाइटी में आप देख रहे हैं, ये असल में हक और बातिल की जंग है। नाम लिए बगैर अगर आप आज पूरे वेस्ट और पूरी दुनिया में देखें, जो कल्चर आम किए जा रहे हैं, जो गंदी चीजें आम की जा रही हैं, ये वो बातिल को ऊपर लाना चाहते हैं। आप क्या कीजिए, हक को मेन स्ट्रीम पर ले आइए। बातिल दब जाए, उसे मीडिया पर कवरेज ना मिले, लोगों के ट्रेंड्स ठीक हो जाएं, बामकसद जिंदगियां हो जाएं, ये है आपकी मेरी जिंदगी का गोल। आप देखिए कि इंस्पायर तो हम सब होते हैं कुरान सुनकर, लेकिन फिर मुशक्कत के लिए तैयार नहीं होते। रमजान जाता है तो हम फिर दुनियादारियों में खो जाते हैं। हम कहते नहीं, घर वालों की बातें सुनना पड़ेंगी, शौहर ये करेंगे, दूसरी शादी कर लेंगे, करनी होती तो कर चुके होते और करके देख लेंगे कि आप कितनी अच्छी बीवी थी। वक्त लगाने की नियत कीजिए, क्योंकि अल्लाह ताला इस साइड पे आपको मुझे पुकारते हैं, वम ममा यन फोन नासुफयम कुछ। 3 सेकंड अपने आप से दुआ करें, अपने लिए बातें करें, मुझे काम का बनना है। अल्लाह से चुपके चुपके बातें करें कि वक्त लगाना पड़ा तो लगाऊंगी, माल लगाना पड़ा तो लगाऊंगी, स्किल्स लगानी पड़ी तो लगाऊंगी, और अल्लाह मुझे अपनी एम्प्लॉयमेंट में ले ले, वरना मेरे सिल्म को जंग लग रहा है। अकेला बंदा नहीं पनपता, वो लोहे के भाव बिकता है। जब किसी मशीनरी में लग जाता है तो फिर क्या होता है, वम ममा यन फो ना सुफ यम कुस। आप देखिए, जिन मशीनों को थोड़ा सा चलाकर छोड़ देना तो उनको जंग लगता है। कभी कहीं चले जाएं कुछ मांग के लिए तो फ्रिज फिर भी नहीं बंद करते, क्योंकि अगर बंद कर गए तो आने तक वो खराब हो चुकी होगी। बिल्कुल इसी तरह से मैंने अपने आप को इन चीजों के साथ रखना है कि मैंने जाया नहीं होना। आपने देखा होगा कि घर बनाते हुए कुछ ईंटें बच जाती हैं ना, तो बाद में इधर उधर बिखर जाती हैं। बाज बच्चे विकटें बनाकर खेल रहे होते हैं, बाज जगह किसान वो जो मजदूर होते हैं उसी को जोड़ के चूल्हा बनाकर चाय बना रहे होते हैं। क्या आप बची खुची ईंट बनना चाहती हैं? नहीं बनना चाहते तो फिर रमजान की इन घड़ियों में अल्लाह से दुआ कर लें कि अल्लाह मुझे कहीं भी जोड़ दें। आपका जिधर दिल आता है, देखिए इस वक्त दीन का काम इज्तमाइयत में करने की जरूरत है। जो इस वक्त मौजूद इदारे, इंस्टीट्यूट और जो प्लेटफॉर्म्स मौजूद हैं, आपको उसमें जो सबसे अच्छा लगता है आप उसको ज्वाइन कर लें। नए इदारे बनाने का वक्त नहीं है, नए प्लेटफॉर्म्स को जमा करने का वक्त नहीं है, क्योंकि वक्त कम है, जमाना आगे चला गया, जिंदगी मुख्तसर है। और फिर जिसके साथ जुड़ते हैं, जुड़ने का मुराद ये नहीं कि उसको आप सिर्फ उसी को हक पे समझते हैं, सिर्फ ये कि वो आपसे काम ले लें। आप देखेंगे कि जिंदगी में अगर आप अपने थोड़े को ज्यादा करना चाहते हैं ना, तो टीम वर्क पे आ जाइए। वन मैन शो से कभी काम नहीं हुआ, और टीमें नसीब से बनती है, ये तो मैं कह सकती हूँ, ये अल्लाह का वादा है। ये अल्लाह जाने और उसके काम जाने, आप खरीद नहीं सकते टीम के लोगों को, आपको ये बाजार में कहीं बिकते नहीं, वरना तो हर बंदा ही खरीदने लग जाए। और अगर इस सारे रस्ते में अगर आप ऑलरेडी किसी जगह जम के काम कर रहे हैं तो खुश हों, फिर दुनिया और घर पांव की बेड़ियां ना बने, वरना अकेले बंदे को बड़ी जल्दी दुनिया पढ़ लेती है। तो हम रोज एक दूसरे को लेकर निकलते हैं। आप किसी को साथ वॉक का साथी बना ले, मैं अपनी मिसाल दे देती हूँ आपको, साथी सर पे आ जाए तो आपको उठना ही पड़ता है, चाहे आपकी क्लास चल रही है या आप जो भी मेंटेन करें, अकेला बंदा वॉक ही नहीं करेगा। आप अपने बडीज बनाइए, ये आपके दीन के साथी आपको उठाने वाले हैं, वरना क्या होगा, ये बेड़ियां कभी खुलती नहीं। आज ये मसला, आज वो मसला, सोचिए उस वक्त क्या होगा जब मैं दुनिया से जाऊंगी और घर निगलेक्ट हो रहे हैं, बच्चे निगलेक्ट हो रहे हैं, ये क्या होगा, शोहर को नाश्ता कौन देगा, उनका लंच कौन बनाएगा। छोड़ दीजिए इन बातों को, बड़े कामों के लिए बड़े हौसले चाहिए। नेमतों को बैरियर नहीं ब्रिज बनाइए। इतनी फिक्रे दुनिया की मत लगाइए कि फिर दिल खुला हुआ भी बंद हो जाए, क्योंकि अगली आयतों में बुरे हिसाब की बातें आने वाली हैं। आइए देखिए आयत 19 से 21। अफमैयाल हक टॉपिक लिखिए, अकल वाले ही नसीहत लेते हैं। क्या वो शख्स जो ये इल्म रखता है कि आख की तरफ आपके रब की जानिब से जो उतारा गया वो हक है? इस शख्स से ऐसा हो सकता है जो अंधा हो, और नसीहत तो वही कबूल करते हैं जो अक्लमंद हो। फिर अल्लाह के अहदो पैमान को पूरा करते हैं और कौलो करार को तोड़ते नहीं, और अल्लाह ने जिन चीजों को जोड़ने का हुक्म दिया इसे जोड़ते हैं, अल्लाह ने जिन चीजों को जोड़ने का हुक्म दिया वो इसे जोड़ते हैं, और वह अपने परवरदिगार से डरते हैं और हिसाब की सख्ती का अंदेशा रखते हैं। जब कोई फैसला करना मुश्किल लगे तो ये हिसाब की सख्ती जहन में ले आइए, क्योंकि अल्लाह ने अगर किसी एक मामले में पूछ लिया तो किधर जाएंगे, क्या बनेगा मेरा। आप देखिए कि हम सिर्फ दुआओं से जन्नत नहीं ले सकते, प्रेयर एंड प्रोमिसेस काफी नहीं है जन्नत लेने के लिए, इसके लिए ह्यूमन एफर्ट दरकार है, परसेप्शन सही करने पड़ेंगे, और इसमें आपको अपना पसीना बहाना पड़ेगा, परस्पिरेशन अपनी तेज करनी पड़ेगी, क्योंकि अल्लाह के नबी ने कहा था हुफ्फतिल जन्नतु बिल मखारे, मशक्कत वाले कामों से जन्नत घेर ली गई। तो अगर इस रस्ते में आपको कहीं कुछ मुश्किल आ रही है तो आपको इंशाल्लाह खुशखबरियां भी तो फिर अल्लाह ही दे रहा है। फिर आप देखिए कि फ्लो चार्ट में आपको इन्नमा यतज़क्करु उलुल अलबाब का एक नक्शा दिया गया है। अल्लाह के नबी सल्लम को नसीहत की जा रही है कि कुरान की दावत अकल और दिल रखने वाले ही लेंगे, सुनने वाले बहुत होते हैं लेकिन इसको लेने वाले उलुल अलबाब हैं। और लुब कहते हैं मगज को, गुदा, अकल, दिमाग, ब्रेन, भेजा। अल्लाह हमें लुब दे दे। ये दिल की एक आखिरी किस्म है, बड़ी आखिरी इंतहा दर्जे की है जिसको आप यहां देख रहे हैं। कुरान की दावत देने वालों के मुख्तलिफ रवैये होते हैं, और मुर्दा दिल अकल के अंधे इस दावत से कोई फायदा नहीं उठाएंगे। दोनों का अंजाम इनके आमाल के एतबार से अलग अलग होगा, यानी एक है दिल खोलकर सुनने वाले, एक है मुर्दा दिल। दोनों का अंजाम फर्क है, अल्लाह हमें पहले लोगों में शामिल कर ले। आगे आए 22 से 27, जन्नत की खूबसूरत सी झलकियां हैं। आपने अभी चुपके से लगता है कोई अच्छी सी नीयत की है, आप तो अल्लाह को बताते भी नहीं, अल्लाह को पता लगता है, अल्लाह ने आपको जल्दी से जन्नत की खुशखबरियां सुनानी शुरू कर दी। वल्लज़ीन सबरु इब्तिगा वजही रब्बिहिम वअक़ामुस्सला, और वो अपने रब की रजामंदी की तलब के लिए सबर करते हैं। आप भी कीजिए। ये कौन सा सबर है? ये दीन के रस्ते का सबर है, ये हक को गालिब करने की कोशिशों का सब्र है, और नमाजों को कायम रखते हैं, और जो कुछ हमने इनको दे रखा है इसे छुपे खुले खर्च करते हैं, और बुराई को भी भलाई से टालते हैं। इन्हीं के लिए आकबत का घर है, हमेशा रहने के बागात जहां ये खुद जाएंगे, और इनके बाप दादाओं और बीवी और औलादों में से भी जो नेकुकार होंगे, इनके पास फरिश्ते हर हर दरवाजे से आएंगे, कहेंगे तुम पर सलामती हो। सब्र के बदले, जरा सपने ऊपर लीजिए, सबर के बदले क्या ही अच्छा बदला है इस तारे आखरत का। बताइए ये इंजाम अच्छा कि वो अच्छा था? आपको मुझे जन्नत की खुशखबरी मरते ही मिल जाए, और या ये तुहन नफ्सुल मुतमईना की पुकार लग जाए, और क्या चाहिए है। लेकिन इसके लिए कुछ काम करने होंगे, वो सुन लीजिए। और जो अल्लाह के अहद को इसकी मजबूती के बाद तोड़ डालते हैं, और जिन चीजों के जोड़ने का अल्लाह ने हुक्म दिया इनको तोड़ते हैं, और जमीन में फसाद फैलाते हैं, इनके लिए लानते हैं, और इनके लिए बुरा घर है। अल्लाह जिसकी रोजी चाहता है बढ़ाता है और घटाता है, ये तो दुनिया की जिंदगी में मस्त हो गए, हालांकि दुनिया आखिरत के मुकाबले में निहायत हकीर पूंजी है। इसके लिए जीते हो, ये तो बड़ी गलत बात है। काफिर कहते हैं कि इस पर कोई निशानी यानी मौजा क्यों ना उतारा गया? जवाब दीजिए, अल्लाह जिसे गुमराह करना चाहे कर देता है, और जिसकी तरफ झुके इसको रास्ता दिखाता है। यानी आपके दिल में सवाल उठा तो साथ ही जवाब भी आ गया कि अल्लाह ऐसे नहीं किसी को गुमराह करता, जो रास्ते ढूंढे वो अल्लाह देता। कहते हैं ना कि ढूंढने वालों को हम मंजिल जरूर देते हैं, तो क्या पता चला आयत 27 में अल्लाह के सामने झुकने वालों के लिए हिदायत है। तो आपको हिदायत चाहिए, तो कहिए कि अल्लाह मैं आपकी तरफ झुक गई और मैं आपके रास्ते में अपने आप को पेश करती हूँ। यहदी इलैहि मन अनाब, इसके लिए जो कीमत देनी पड़े दे दें। आप देखिए कि इनायतों में रिश्ते नाते जोड़ने की भी बात है ना, और इंसानी मामलात और अल्लाह के साथ ताल्लुकात हैं, तो किसी नाराज रिश्तेदार को मनाने की नीयत कीजिए यहाँ बैठकर, फिर दिल खुलेगा, फिर अल्लाह आपकी मदद फरमाएंगे। और आगे वो आयत है जिसको आप कह सकते हैं कि अल्लाह की याद में दिलों को सुकून है, आयत 28 से 29, अल्लज़ीना आमनू व तत्मईन्नु कुलूबुहुम बिज़िक्रिल्लाह, जो लोग ईमान लाए इनके दिल अल्लाह के जिक्र से इत्मीनान हासिल करते हैं। याद रखो कि अल्लाह के जिक्र से ही दिलों को तसल्ली हासिल होती है। यह है जी अल-क़ल्बुल मुतमईन, आयत 28 में। अल्लाह का जिक्र कैसे करूं, ये एक सवाल है आपके मेरे सामने। तो दो तरीके हैं, एक तो हर वक्त अपने दिल में अल्लाह की याद बसाइए, क्योंकि याद दिल में ही होती है, जुबान पे तो सिर्फ तज़किरा होता है। और दूसरी बात है कि जुबान से इसके नाम का विर्द करते रहें, और जिक्र की बेहतरीन सूरत नमाज है, आगे पढ़ेंगे 21वें बारे में। और कुरान भी जिक्र है, सूरत हिजर में आगे हम पढ़ने वाले हैं इंशाअल्लाह ताला। यहां याद रखिए कि लोगों का एक मिसकॉन्सेप्शन भी दूर किया गया है। लोग क्या कहते हैं कि सुकून मिलता है तो शराब में, किसी को नशे में, किसी को म्यूजिक में। लोग जब दुखी होते हैं, बल्कि आप अपने लिए भी लिख लीजिए अगर आप अभी बिल्कुल ही इब्तदाई तर्जों पे हैं, कि जब मैं परेशान होती हूँ तो क्या करती हूँ। कोई कहता है मैं म्यूजिक सुनती हूँ, कोई कहता है मैं शराब के, कोई नशे में होगा, अल्लाह ना करे कोई नशे में है। याद रखिये इसमें नहीं, कहते हैं कि मोमिन को गम पहुंचे तो वो जिक्र शौक की तरफ आता है, और काफिर को गम पहुंचे तो वो लीकर शौक की तरफ आता है। अल्लाह ताला से दुआ कीजिए कैसे लोग जो शराब के नशों में धुत हो चुके, जो ड्रग्स में आ चुके, जो जुए में चले गए, जो गंदगियों में चले गए, उनको वहां से निकाल कर इस कुरान की रोशनी मिले। और दुआ करें मुझे अल्लाह उसका जरिया बना दे, अल्लाह मेरे जरिए बिगड़े हुओं को हिदायत दे दे। इतना कुछ करके भी अगर सुकून मिला होता तो लोगों की जिंदगियां जीरन ना होती, खुदकुशियां ना होती, तलाकें ना होती। तो कहिए कि म्यूजिक इज नॉट द फूड ऑफ सोल, कुरान इज दी सोल, फूड ऑफ सोल। अल्लाह ताला हमें इसके साथ जोड़ दे। जो लोग ईमान लाए और जिन्होंने नेक काम भी किए, इनके लिए खुशहाली है और बेहतरीन ठिकाना है। आज 30 से 31 कुरान किताब हिदायत है, हमें भी अल्लाह इसी को पकड़ने की तौफीक दे रहा है बार बार। कजाली करसल ना कफी उम्मत इन कद खलत मिन कबलीहा, इसी तरह हमने आपको इस उम्मत में भेजा जिससे पहले बहुत सी उम्मतें गुजर चुकी हैं, कि आप इन्हें हमारी तरफ से जो वही आप पर पढ़कर, आप पर उतरी है, इसको पढ़कर सुनाइए। ये अल्लाह रहमान के मुनकर हैं, आप कह दीजिए कि मेरे पालने वाला तो वही है, कौन, अल्लाह, इसके सिवा और कोई हकीकत में लायक इबादत नहीं, इसी के ऊपर मेरा भरोसा है और इसी की जानिब मेरा रजू है। अल्लाह हमें भी इसी की तौफीक दे दे। अगर बिल फर्ज कुरान आसमानी किताब के जरिए पहाड़ चला दिए जाते, या जमीन टुकड़े टुकड़े कर दी जाती, या मुर्दों से बातें करा दी जाती। याद करें 8वां पारा शुरू में मक्काले ऐसे मुतालबे करते थे कि इस कुरान के जरिए मुर्दों को जिंदा किया जाए, तो अल्लाह कहते अगर ये सब कुछ भी कर देते फिर भी वो ईमान न लाते, क्यों भला, हिदायत की तलब जो नहीं थी। बात यह कि ये सब काम अल्लाह के हाथ में है, तो क्या ईमान वालों को इस बात पर दिल जमे ही नहीं कि अगर अल्लाह चाहे तो तमाम लोगों को हिदायत दे, कुफार को तो इनके कुफर के बदले हमेशा कोई ना कोई सख्त सजा पहुंचती रहेगी, या इनके मकानों के करीब नाजिल होती रहेगी, यहां तक कि वादा इलाही आ पहुंचे। यकीनन अल्लाह ताला वादा खिलाफी नहीं करता। तो लिखी आए 31 में से एक जैम, अल्लाह चाहता तो सबको हिदायत दे देता, लेकिन सब चाहते नहीं है। जब आप हिदायत से डरने लगे तो अल्लाह आपको क्यों दे, जबरदस्ती पकड़ दे, नहीं, तो आप हिदायत की तलब रखिए, फिर देखिए कैसे गैर महसूस तरीके होंगे। मुझे वो याद आ गया कि रमजान ही वो रमजान होता है जिसमें हिदायत की तलब जागती है, तो उसके फौरन बाद अल्लाह ताला फिर वो रास्ते खोल देता है जो कभी देखे ना सुने, सोचे भी नहीं होते। तो अगर आपके दिल में तलब जागी है ना, तो देखिएगा अल्लाह ताला आपको रमजान के बाद से के लिए अभी से कोई ना कोई ऐसा रास्ता जरूर दिखाएगा इंशाल्लाह। फिर आगे आयत 32 से 38 है, رسولوں کے مذاق اڑانے کی بات ہے، اللہ کے رسولوں کا مذاق اڑائے گا، آپ بھی اپنے لیے لکھ لیجئے، اس رستے میں مذاق تو اڑایا جائے گا، لوگ تو خود جولی بنتے ہیں اور پتہ نہیں کیا منہ پہ کیا کیا لگا کر مذاق بنتے ہیں، اور کہیں وہ ہیومرس کریکٹر بنتے ہیں اور کہیں وہ کامیڈی بنتے ہیں، تو کوئی بات نہیں، اگر آپ کا بھی اڑایا گیا یہ تو ہوگا، یہ تنبیہ کا بھی اڑایا گیا، وَلَقَدِ اسْتُخْفِيَ بِرُسُلٍ مِّن قَبْلِكَ، یقیناً آپ سے پہلے کے پیغمبروں کا مذاق اڑایا گیا تھا اور میں نے بھی کافروں کو ڈھیل دی تھی، پھر انہیں پکڑ لیا تھا، پس میرا عذاب کیسا رہا؟ سول سرچنگ کوسچن ہے، کیا وہ شخص یعنی کیا وہ اللہ جو نگہبانی کرنے والا ہے ہر شخص کی، اس کے کیے ہوئے اعمال پر ان لوگوں نے اللہ کے شریک ٹھہرائے ہیں، کہہ دیجئے ذرا ان کے نام تو لو، کیا تم اللہ کو وہ باتیں بتاتے ہو جو زمین میں نہیں جانتا، یا صرف اوپری ہی اوپری باتیں بنا رہے ہو؟ بات تسل میں یہ ہے کہ کفر کرنے والوں کے لیے ان کے مکر سجا دیے گئے ہیں اور وہ صحیح راستے روک دیے گئے ہیں، اور جس کو اللہ گمراہ کر دے اس کو راہ دکھانے والا کوئی نہیں ہے۔ اندھیروں میں کھڑے ایک شخص کو تصور میں لائیے، ٹٹول رہا ہے، ٹابک ٹوئیاں مار رہا ہے، کبھی ٹھڈے لگ رہے ہیں، کبھی پاؤں پہ کچھ گر رہا ہے، یہ ہیں وہ تڑپ تڑپتے ہوئے لوگ معاشرے میں جو قرآن کی روشنی کے بغیر جی رہے ہیں، وہاں تک پہنچیے، سم ون از ویٹنگ فار یو، اگر آپ کی زندگی میں یہ ہدایت کا ایک چھوٹا سا دیا جلا نا تو آپ بھی کسی کا دیا بن جائیے، یہی پیغام ہے ان آیات کا۔ اور یہاں کیا بتا دیا، ان کے لیے دنیا کی زندگی میں عذاب ہے اور آخرت کا عذاب تو بہت ہی سخت ہے، انہیں اللہ کے غضب سے بچانے والا کوئی بھی نہیں، اس جنت کی صفت جس کا وعدہ متقیوں سے کیا گیا، وہی دل متقون، آپ دیکھیے کہ کیسے اللہ سبحانہ تعالیٰ دنیا میں رہتے ہوئے جنتوں کے وعدے دیتے ہیں، مثل الجنت اللتی وعد المتقون، کیا ہے وہ؟ وہ یہ ہے کہ اس کے نیچے نہریں بہ رہی ہیں، اس کا میوہ ہمیشگی والا اور اس کا سایہ بھی، یہ ہے انجام پرہیزگاروں کا، اور کفار کا انجام دوزخ ہے، جنہیں ہم نے کتاب دی وہ تو جو کچھ آپ پر اتارا جاتا ہے اس سے خوش ہو رہے ہیں، آپ بھی خوش ہو رہے ہیں الحمدللہ، اور دوسرے فرقے اس کی بات باتوں کے منکر ہیں، آپ اعلان کر دیجئے مجھے تو صرف یہی حکم دیا گیا کہ میں اللہ کی عبادت کروں اور اس کے ساتھ شریک نہ کروں، میں اسی کی طرف بلا رہا ہوں اور اسی کی جانب میرا لوٹنا ہے، اسی طرح ہم نے اس قرآن کو عربی زبان کا فرمان اتار دیا، یعنی عربی میں اس کو اتار دیا، اگر آپ نے ان کی خواہشوں کی پیروی کر لی اس کے بعد کہ آپ کے پاس علم آ چکا ہے تو اللہ کے عذابوں سے آپ کو کوئی حمایتی ملے گا اور نہ کوئی بچانے والا، نوٹ کیجئے آیت 37، اللہ کے نبی تو ایسے نہیں تھے، یہ آپ کو اور مجھے کہا جا رہا ہے کہ کہیں قرآن تھامنے کے بعد، ہدن کھلنے کے بعد پھر خواہشوں یعنی ہوا کے پیچھے تم بھی نہ لگ جانا، ہم آپ سے پہلے بھی بہت سے رسول بھیج چکے ہیں اور ہم نے ان سب کو بیوی بچوں والا بنایا تھا، کسی رسول سے نہیں ہو سکتا کہ کوئی نشانی بغیر اللہ کی اجازت کے لے آئے، ہر مقرر وعدے کی ایک لکھت ہے، یعنی لکھا پڑا وقت ہے، یہاں سے کیا پتا چلا کہ نبیوں کے پاس بھی گھر اور بیوی بچوں کی ذمہ داریاں تھیں، لکھیے آپ کو مجھے بچے اور گھر کبھی اللہ کے رستوں میں نہ روکے آنے سے، اور حق اور باطل کی جنگ میں ہمیں نفع مند بن کر لوگوں کی خدمت کرنے سے نہ روکے، کیونکہ یہ گھر اور بچے کیا ہیں، انرجی ڈرنک ہے آپ کا میرا، آپ دیکھیے آپ سارا دن کام کریں شام کو کیا دل کرتا ہے، گھر، 6-7 گھنٹے شوہر باہر رہے ہیں تو پھر ان سے دوبارہ محبت محسوس ہونی شروع ہو جاتی ہے، جو سارا دن سر پہ سوار رہے وہی نہیں اچھے لگتے، آج کل گھروں میں جھگڑے ہیں، لوگ کہتے طلاقیں ہو رہی ہیں کیونکہ وہ لاک ڈاؤن میں میاں بیوی ایک دوسرے کو دیکھ کے تھک گئے، اور ایک ایسے شوہر کی بھی بات یاد آ گئی جو بیمار تھے اور بیوی کو اپنے پاس سے کبھی ہلنے نہیں دیتے تھے، تو جب 4-5 دن بیمار ہے تو کہنے لگے چلی جا میرے پاس سے، تجھے دیکھ دیکھ کے تھک گیا ہوں میں، ہے تو سارا دن تھوڑی کہ تو بیٹھ میرے پاس تجھے دیکھتا رہوں کی کیفیت ہوتی ہے، تو یہ جو بیوی بچے اور شوہر ہوتے ہیں نا ان کو انرجی ڈرنک بنائے، آپ بچوں کو دیکھتے آپ کا دل کھلتا ہے، او واہ گھر میں پوتے نواسے جا کر کھیلنے، ان سے پیار کرے، ببلے گبلے شبلے ان کے رلا رلو کے ان کو آپ اپنے کام پہ لگ جائیں، تو یہ جو چیزیں یہ رشتے نا یہ ہمیں انرجی دیتے ہیں، خوش ہوا کر ان کو دیکھ کر، ان کے سے تھوڑے خوش ہو گئے پھر بھا بھا کر نیکیاں کی، پھر ذرا بور ہونے لگے پھر چلے گئے ان کے پاس، تو اپنے بیوی بچوں گھر والوں کو کبھی دین کے مخالف نہ سمجھیے، اور آپ کے تو گھر والے ہیں بھی بہت اچھے، خود کو اس کا یقین دلائیے، आगे तकदीर की बातें आ रही हैं, नोट कर लीजिए नुक्ता, बाद में इसकी डिटेल बात सुन लीजिए। टॉपिक भी है, एक पूरा सेमिनार हुआ था हमारा लंदन में तकदीर बमकाबला तदबीर, तो आप उससे भी फायदा उठा सकते हैं। ये सब चीजें इंशाल्लाह अल्लाह ने चाहा तो आपको वेबसाइट पे और आप यूट्यूब चैनल और नूरुल कुरान ऐप इसमें कहीं ना कहीं मिल जाएंगी। थोड़ी सी एफर्ट कीजिए, ढूंढने से कोई नई चीज भी आपके सामने आ गई तो और भी खुशी होगी। यमखुल्लाहुमा यशा व यस्बित व इंदहु उम्मुल किताब, अल्लाह ताला जो चाहे मिटा दे और जो चाहे साबित रखे, लोहे महफूज इसी के पास है। यानी आपको मुझे फिक्र नहीं करनी चाहिए, अल्लाह पे मामले डाल दीजिए। आयत 40 से 43, नताइज को अल्लाह पर छोड़ दें। व इमानुरीयन्नकबादल्लज़ीनाइदुहुम, इनसे किए हुए वादों में से कोई अगर हम आपको दिखा दें या आपको हम फौत कर लें तो आप पर तो सिर्फ पहुंचा देना ही है, हिसाब तो हमारे ही जिम्मे है। लिखिए यहां अपने लिए एक जुमला, अल्लाह फरमाते अलैना हिसाब, हम क्या करते हैं, हम लोगों के हिसाब लेते हैं। कैसे? जजमेंटल बनकर हम लोगों पे कमेंट्स देते हैं। हाय चेहरे पे बड़ा नूर था, जन्नती है। हाय रंग काला हो गया, जन्नमी है, मामला खराब है। वो देखा फलां को, फलां को पक्की जन्नती। याद रखिए, ऊपर बैठकर दूसरों पर कमेंट करने से बचिए। वो जन्नती हैं कि जहन्नमी, छोड़ दीजिए। अपनी फिक्र कीजिए कि आप क्या हैं। क्या वो नहीं देखते कि हम जमीन को इसके किनारों से घटाते चले आ रहे हैं? अल्लाह हुक्म करता है, कोई इसके काम पीछे डालने वाला नहीं, वो जल्द हिसाब लेने वाला है। इनसे पहले लोगों ने भी अपनी मक्कारी में कमी ना की थी, लेकिन तमाम तदबीरें अल्लाह ही की थी। वो जो शख्स जो कुछ कर रहा है अल्लाह ताला के इल्म में है। कुफार को ये भी मालूम हो जाएगा इस जहां की जजा किसके लिए है। ये काफिर कहते हैं कि आप अल्लाह के रसूल नहीं। आप जवाब दीजिए कि मुझ में और तुम में अल्लाह गवाही देने वाला काफी है, और वो जिसको किताब का इल्म है। देखिए, बहस में नहीं पड़े अल्लाह के नबी, हम रोने लग जाए, हाय आप हमें आलिम नहीं मानते, हमें आप बड़ा नहीं मानते, पढ़ा लिखा नहीं मानते। भाई तुम नहीं मानते, ना मानो, अल्लाह को तो पता ही है। तो बहसों से बटिए, झगड़िए, जिनको हक और बातिल के इस मार्कों में, रुजो जवाल के इस सारे चक्कर में मकसद प्यारा होता है, वो बहसों में नहीं पड़ते। कोई आपको बुरा कहता है, आप कहते ठीक है। कोई आपको कहता है मोटी हो गई, ठीक है। आप पतली हो गई, ठीक है। आपकी आंखों में हल्के पड़ गए, ठीक है। तो बहस में ना चाहिए, मामला अल्लाह पर डाल दीजिए। और यहां किताब के इल्म वालों की भी इज्जत की गई। तो क्या पता चला, इतनी खूबसूरत सूरत में आपको मुझे इस बात का पता चल गया कि अल्लाह सुभान ताला कैसे बहसों में डाले बगैर आपको मुझे इन सारी चीजों से फायदा उठाने का मौका दे रहा है। तो ये थी सूरत रात, जो बड़ी खूबसूरती के साथ बड़े अच्छे मुकाम पे पूरी हुई। एंडिंग प्वाइंट क्या था इसका, कि दुश्मन कुछ भी कर ले, अगर आप ऑर्गेनाइज्ड हैं, आप मेहनती हैं, आप लॉयल हैं, तो अल्लाह ताला हक को आपके जरिए से गालिब करेगा। आप भी ऑर्गेनाइज्ड हो जाइए, आप भी मेहनत कीजिए, आप भी कमिटेड हो जाइए। और अगर आप फिर लिथार्जिक हैं, सुस्त हैं, तो फिर आपके लिए दुआ की जरूरत है कि अल्लाह आपको सूरत इब्राहिम के जरिए कुछ सिखा दे। बड़ी खूबसूरत सूरत है सूरत इब्राहिम, अंबिया कराम के सिलसिले की चौथी सूरत है। आगे दो और भी आएंगी, हम पढ़ेंगे आगे जाकर। और 52 आयात हैं, 14th नंबर की सूरत है। और आप देख रहे हैं कि जो सूरत अल्लाह के नबियों के नाम पे ना, उसमें कसरतुल अंबिया ही का तज़किरा ज्यादा आपको अंदाज मिलता है, जो इस सूरत में भी दिखेगा। इसकी 52 आयतों का मेन थीम, यानी आपको अब सूरतों का भी तारुफ करवाना पड़ेगा मुझे साथ साथ। सूरत इब्राहिम में दो चीजों का साथ साथ तकाबुल है, अंधेरे और रोशनियां, और शुक्र बमुकाबला नशुक्री। किरदार एज अ रोल मॉडल इब्राहिम अलैहिस्सलाम है, जो आपने मैंने अपनाने हैं। तो जुलुमात वर्सेस नूर और शुक्र वर्सेस कुफर, ये है इसमें। इसमें हम देखेंगे नशुक्री का कुफर क्या है, अंबिया इकराम के किस्से आने लगे हैं, अल्लाह ताला पर तवक्कुल कैसे करते हैं, खौफे खुदा रखने वाले ही कामयाब होंगे, और जहन्नुम की बड़ी तलख आते हैं इसमें, और शैतान से बचकर चलना है इसमें। वो शैतान की स्पीच भी आने वाली है जो क्यामत के दिन करेगा, और बड़े लोगों को मायूसी होगी कि तुम भी आज हमारा साथ छोड़ गए हो जबकि हम खुद फंसे हुए। फिर इसमें आपको बंदा मोमिन और एक दरख्त का तकाबुल दिखेगा। कलमा खबीसा कभी फायदा मंद नहीं होगा, अल्लाह की नेमत है। यानी इस्लाम ए टू जी देखने वाले आप इस सूरत में, शौक आ रहा है इसको पढ़ने का, तो रिलैक्स होके पढ़ें। जो आप इस वक्त ले रहे होते हैं वो बाद में नहीं आपको मिलता। और हजरत इब्राहिम की खूबसूरत तरीन दुआएं हैं इस सूरत में। फिर जहन्नमियों के तस्करे, اور آخر میں یہ پیغام ہے کہ قرآن ایک پیغام حق ہے. اللہ ہمیں اس کو سمجھنے کی توفیق دے. آئیے شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم. الف لام را کتاب انزلناہ الیک لتخرج الناس من الظلمات الی النور. اس آیت پہ اکثر میں ایک جملہ بولتی ہوں کہ اگر پورے قرآن میں کوئی ایک آیت بھی نازل نہ کی جاتی جس سے قرآن کے نزول کا مقصد بتایا جائے تو وہ یہ ایک آیت تھی. تو آئیے دیکھیے نزول قرآن کا مقصد کیا ہے. الف لام را یہ عالی شان کتاب ہم نے آپ کی طرف اتاری ہے کہ آپ لوگوں کو اندھیروں سے اجالے کی طرف لے آئیں. دعا کریے اللہ میری وجہ سے بھی اندھیروں سے نکل کر اجالوں میں آ جائے. ان کے پروردگار کے حکم سے زبردست اور تعریفوں والے اللہ کی طرف, جس اللہ کا ہے جو کچھ آسمانوں اور زمین میں ہے, اور کفار کے لیے تو سخت عذاب کی خرابی ہے. کون ہے کافر؟ نوٹ کیجئے, ہر جگہ کافر سے مراد وہ ڈس بلیور نہیں ہے بلکہ یہاں وہ مسلمان جو اسلام لا کر بھی نہ شکرہ بند کرے اور دنیا کے پیچھے بھاگنے لگے. تو نہ شکری کا کفر کیا ہے؟ الذین یستحبون الحیات الدنیا علی الاخرہ. یہ کفر کی ڈیفینیشن بہت کم لوگوں کو آتی ہے. کون ہے کافر؟ جو آخرت کے مقابلے میں دنیا کی زندگی کو پسند رکھتے ہیں اور اللہ کی راہ سے روکتے ہیں اور اس میں ٹیڑھ پن پیدا کرنا چاہتے ہیں. یہی لوگ پرلے درجے کی گمراہی میں ہیں. ہم نے ہر ہر نبی کو اس کی قومی زبان میں ہی بھیجا تاکہ اس کے سامنے وضاحت سے بیان کر دے. اب اللہ جسے چاہے گمراہ کر دے اور جسے چاہے راہ دکھا دے, وہ غلبے اور حکمت والا. تو اللہ کس کو چاہتا ہے؟ جو بندہ خود چاہتا ہے. اب تو آپ کو اس کا سمجھ آ گیا انداز الحمدللہ کہ اللہ کسی کو ایسے ہی نہیں پیچھے کرتا. تو دیکھ لیجیے آیت 4 میں فَيُدِلُّ اللَّهُ مَنْ يَشَاءُ وَيَهْدِي مَنْ يَشَاءُ میں آپ کو بھی رکھا گیا. یہاں آپ نے نوٹ کیا آیت 4 میں بلسان قوم, ہر ایک کا حق ہے کہ اس کو اس کی زبان میں قرآن آئے. عرب میں اترا تو عربی میں تھا, امریکہ میں اترتا تو انگلش میں ہوتا, انگلینڈ میں اترتا تو انگلش میں ہوتا, ترکی میں قرآن اترتا تو ترک زبان میں ہوتا, اور پاکستان انڈیا یا بنگلہ دیش میں ہوتا تو شاید اردو میں ہو جاتا. تو پھر آپ کو مجھے اس کو سیکھنا ہے. قرآن کا ترجمہ ہر زبان میں ہونا چاہیے, آپ کو بھی آنا چاہیے. آپ دیکھیے کہ آپ کو مجھے آج تک عربی کیوں نہ آئی, انگلش کیوں آ گئی؟ ماسیاں گاؤں سے اٹھ کر آتی ہیں اور وہ گلاس اور سنڈے منڈے بولنے لگ جاتی ہیں, کیونکہ آقاؤں کی زبان تو بولنی پڑتی ہے. نوکری قائم رکھنے کے لیے آپ کو مجھے بھی آقا کی زبان سیکھنی پڑے گی. اور ہمارا حال تو وہی ہے کہ کسی نے کہا کہ زبان یار من ترکی و من ترکی نمی دانم, کہ میرے دوست کی زبان جو ہے وہ ترکی ہے اور مجھے نہیں پتا کہ مجھے ترکی آتی نہیں. آج تک پھیکا روکھا قرآن پڑھا ہے اپنے میں نے. اللہ کو آپ کے بارے میں سب پتا ہے کہ آپ کتنا سیکھ سکتے ہیں اور کتنا پڑھ سکتے ہیں. اس لیے یہ دعا کیجئے کہ اللہ تعالیٰ آپ کو مجھے کچھ وقت لگا کر لفظی ترجمے کو دہرانے والا بنا دے. اور آپ نے بہت سال پہلے اگر پڑھا تھا تو اس کو دوبارہ پڑھے. میں اتنا انجوائے کرتی ہوں آج کل, روز میں ایک لیسن ریکارڈ کر کے یعنی اکٹھا دے دوں یا جیسے بھی دوں, لیکن ہمارا ایک لیسن ہفتے میں 5-6 دن سکولوں میں جاتا ہے بچوں کو. یقین کریں میں اتنا اس کو انجوائے کر رہی ہوں کہ آپ کو میں کیا بتاؤں. اور میں نے دعا پھر کر لی کہ اللہ مجھے اس سیٹ کو بھی پورا کرنے تک زندہ رکھنا, کیونکہ ترجمے کے ساتھ ایک ہی قائد, ہر چیز ایک قائد کی, اور جسٹ 15 منٹ کا سیشن. کیا ہمارے بچوں کے دلوں پہ قرآن اترا تو کیا یہ فصلیں نہیں اگیں گی؟ تو اللہ سے دعا کیجئے کہ اللہ ہماری نسلوں کو ہدایت پہ رکھے. پھر آگے آیت نمبر 5 دیکھیے گا. یاد رکھو کہ جبکہ ہم نے موسیٰ کو اپنی نشانیاں دے کر بھیجا کہ تو اپنی قوم کو اندھیروں سے نکال روشنی میں لا اور انہیں اللہ کے احسانات یاد دلا, بے شک اس میں نشانیاں ہیں ہر صبر اور شکر کرنے والے کے لیے. آگے آیت 6 سے لے کر 10 اور آگے بھی دیکھیں گے انبیاء کرام کے کچھ قصے اشارتن ہیں, تھوڑی تھوڑی باتیں ہیں, لیکن اس میں حضرت موسیٰ ہی کا قصہ تھوڑا سا ہمارے لیے عمل کا پیغام دیتا ہے. آئیے دیکھتے ہیں. وَإِذْ قَالَ مُوسَىٰ لِقَوْمِهِ اذْكُرُوا نِعْمَتَ اللَّهِ, جس وقت موسیٰ نے اپنی قوم سے کہا کہ اللہ کے وہ احسانات یاد کرو جس نے تم پر کیے ہیں, جبکہ اس نے تمہیں فرعونیوں سے نجات دی جو تمہیں بڑے دکھ پہنچاتے تھے, تمہارے لڑکوں کو قتل کرتے تھے اور تمہاری لڑکیوں کو زندہ چھوڑتے تھے, اس میں تمہارے رب کی طرف سے تم پر بہت بڑی آزمائش تھی. فیملی پلاننگ کی کوئی گنجائش نہیں اسلام میں. اپنے بچوں کو خود مار دینا, اپنی نسلوں کو بریدہ کرنا. یاد رکھیے کہ حق اور باطل کی آزمائش کے اس پارے کے اندر آپ کو ایک دعا کرنی ہے کہ اللہ میں کثرت سے اولاد دے. आपके नस्लें देखिए, एक रिवर्ट मुसलमान हो तब खुश होते हैं लोग इस्लाम पे आ रहे हैं, और अपनी मुसलमान नस्लों के आप सर कलम करते थे, तो मुसलमानों को कभी शर्मिंदा नहीं होना चाहिए, बल्कि उनको अपने लिए कसरत से औलाद की तलब रखने वाला बनाना चाहिए। और फिर रह गई बात की शुक्र करेंगे तो अल्लाह और भी औलादे देगा, ना शुक्रियों के जो तरीके अख्तियार कर लीजिए। अल्लाह का पैगाम सुन लीजिए, खूबसूरत आयत है, यही है सूरत इब्राहिम की मेन आयत जिसमें शुक्र का मजमून बड़ा प्यारा दिखता है। वइस्तअज़न रब्बुकुम लइन शकरतुम लअज़ीदन्नकुम वलइन कफरतुम इन्न अज़ाबी लशदीद। और जब तुम्हारे परवरदिगार ने तुम्हें आगाह कर दिया कि अगर तुम शुक्रगुजारी करोगे तो बेशक मैं तुम्हें ज्यादा दूंगा, और अगर तुम नाशुक्री करोगे तो यकीनन मेरा अजाब बहुत सख्त है। क्या ज्यादा देगा अल्लाह, ये तो नहीं बताया, तो जवाब क्या कि जिस चीज पर भी शुक्र करोगे वो ज्यादा देगा। हर चीज अल्लाह सुबहान ताला ने आपके शुक्र के साथ जोड़ दी है। खुशियों में शुक्र करेंगे तो खुशियां ज्यादा होंगी, नेकियों पे शुक्र करेंगे तो नेकियां ज्यादा होंगी, इत्मीनान पे शुक्र करेंगे इत्मीनान ज्यादा मिलेगा, और अल्लाह के रस्ते की भाग दौड़ पे शुक्र करते जाएंगे दिन भर अल्लाह आपको मजीद नेकियां करने का मौका देगा। ग्लैड गेम है ये, खुशियों के साथ नेकियों के रस्तों पे चला करें, नमाजें पढ़ें तो खुशी से पढ़ें, और खुशी क्या शुक्र क्या शक्कर है, फीकी चाय पीने वालों को बताया नहीं कि चीनी वाली चाय का मजा क्या है। इस तरह शुक्र के साथ जीने वाला ही असल में जिंदगी को एंजॉय करता है, उसके चेहरे पे एक चमक होती है, उसके चेहरे पे आपको कभी गम नहीं देखेगा, वो हमेशा फ्रेश मुतमईन मसरूर। कोई गम भी आएगा ना तो जोर से कहकर लगा के कहेगा चलो फिर जो होगा देखी जाएगी, अल्लाह ने जो करना कर ले। और इसके बरक्स हम दूर की सोचे तफक्कुरात है ये ना हो जाए, और महूम अंदेशे जो ना आज तक हुआ ना होना है उसके बारे में परेशान है, हाय एक बच्चा इसको कुछ ना हो, हाय मियां शादी ना कर लें, हाय फुला ना हो। तो याद रखिए एक खूबसूरत सा जुमला दूंगी आपको इब्ने कय्यम रहमहुल्लाह का, कहते हैं कि कैदुल मौजूद व सईदुल मफकूद। शुक्र की ये तारीफ है इब्ने कय्यम की नजर में, कहते हैं कैदुल मौजूद मौजूदा नेमतों को कैद करने वाला है, बस सईदुल मौजूद और गैर मौजूद के लिए जाल फैलाने वाला है। तो शुक्र कीजिए, जितना शुक्र करेंगे अल्लाह आपको बढ़ाता जाएगा शुक्र में। मूसा अलैहि सलाम ने कहा अगर तुम सब बरुए जमीन के सब इंसान अल्लाह की नाशुक्री करें तो भी अल्लाह बेनियाज और तारीफों वाला। ज़ाहिर है वो कोई आपके मेरे वोटों से थोड़ी इलेक्ट हुआ है कि अगर आप नाशुक्रापन करें और उसकी बात ना माने तो उसकी कुर्सी को कुछ होगा। याद रखिए आपके मेरे शुक्र का फायदा सिर्फ हमें ही होगा, अल्लाह ताला को इससे कोई फर्क नहीं पड़ेगा। और फिर आयत नंबर 9 قالت رسلهم في الله شق فاطر السماوات والارض। क्या तुम्हारे पास तुमसे पहले लोगों की खबरें नहीं आई, यानी कौम नूह की और कौम आद की और इनके बाद वालों की, जिन्हें अल्लाह ताला के सिवा और कोई नहीं जानता। इनके पास इनके रसूल मौजज़े लाए लेकिन उन्होंने अपने हाथ अपने मुंह में दबा लिए और साफ कह दिया कि जो कुछ तुम्हें देकर भेजा गया हम इसके मुनकिर हैं, और जिस चीज की तरफ तुम हमें बुला रहे हो हमें इस पर तो बड़ा भारी शुबा है। याद रखिये शुबे वाले दिल से बात समझ नहीं आती चाहे सामने रसूल ही क्यों न हो। तो रसूल ने क्या कहा, आज 10 इनके रसूलों ने इन्हें कहा कि क्या हक ताला के बारे में तुम्हें शक है, जो आसमान और जमीन का बनाने वाला है और वो तुम्हें इसलिए बुला रखा है कि तुम्हारे तमाम गुनाह माफ फरमा दे। आप भी इधर आ जाइए, अल्लाह ताला आपको मुझे क्यों बुला रहा है इस कुरान के सफर पे, इन सारी चीजों पे, ताकि आपके मेरे पिछले अगले गुनाह माफ हो जाए। तो आ कीजिए अल्लाह हमारे गुनाह माफ कर दे, सुस्तियां माफ कर दे, कमी बेशियां माफ कर दे, और एक वक्त मुकर्रर तक तुम्हें मोहलत अता फरमाए। उन्होंने कहा तुम तो हम ही जैसे इंसान हो, तुम चाहते हो कि मैं इन खुदाओं की इबादत से रोक दो जिसकी इबादत तुम्हारे बाप दादा करते रहे, अच्छा तो हमारे सामने कोई खुली दलील पेश करो। देखिये ना शुक्रापन है, अल्लाह आपको कुरान दे और आप बाप दादा के नाम पे रस्म और रिवाज के अंदर खेलकूद करते रहे और आप फिर कह दें कि हमें वक्त ही नहीं मिलता। आयत 11 से 12 अल्लाह पर तवक्कुल करना है। قالت لهم رسلهم और कहा उनके रसूलों ने या पैगम्बरों ने, क्या कहा इनसे, कहा इनके पैगम्बरों ने इनसे कहा ये तो सच है कि हम तुम जैसे ही इंसान हैं, लेकिन अल्लाह ताला अपने बंदों में से जिसे चाहता है अपना फजल करता है अल्लाह के हुक्म के बगैर हमारी मजाल नहीं कि हम कोई मौजज़ा तुम्हें ला कर दिखाएं। और ईमानदारों को सिर्फ अल्लाह पर भरोसा रखना चाहिए। महसूस कीजिए कि अंबिया कराम के साथ हक और बातिल की कशमकश चलती थी और कैसे अरूज और जवाल की दास्तान ने रकम करके वो लोग दुनिया से चले गए जिन्होंने अपने वक्त में कॉम्प्रोमाइज नहीं किया। आज के दौर का बड़ा फितना एथियज्म का है। इन आयतों के जो नंबर आपको पीछे 7-8 दिए ना, नोट कर लीजिए। जो कहते मैं अल्लाह को नहीं मानता, अल्लाह कहते अपने आप को पूछो फिल्ला ही शक्कुन। और फितरत में झांक ले एथियस्ट तो कभी भी अल्लाह को के वजूद का इनकार न करे। इसी को कहते अपने मन में डूब के पाजा सुराग़े जिंदगी। याद रखिए कि अल्लाह ताला को समझना बहुत आसान है मगर समझाना बड़ा मुश्किल है। अल्लाह ताला को महसूस करना बहुत आसान है लेकिन महसूस कराना बहुत मुश्किल है, क्योंकि अल्लाह पर ईमान लाना एक हकीकत है और ईमान एक हसास जज्बा होता है जो बहुत सारे सबूत और दलाइल नहीं मांगता। आप अपने बच्चों से मोहब्बत क्यों करते हैं, कैसे करते हैं, अपने माँ बाप से क्यों करते हैं, आज तक आप इसकी दलील नहीं दे सके और न दे सकेंगे। तो लिहाजा ये आयतें पढ़ते वक्त कहिए कि अल्लाह हमारी नस्लों को तेरे ऊपर तवक्कुल करने वालों में शामिल कर दे। आखिर क्या वजह है कि हम अल्लाह पर भरोसा न रखें? ये जुमला अपने आप से कहा करें जबकि इसने हमें हमारी राहें सुझाई। और जो कुरान पढ़ने के बाद अल्लाह पे प्यार आता है और रोता है बंदा कि अल्लाह तूने मुझे बचा लिया अंधेरों से, तू कितना प्यारा है। वल्लाह जो अजियतें तुम हमें दोगे हम इन पर सबर ही करेंगे। तवक्कुल करने वालों को यही लायक है और अल्लाह ही पर तवक्कुल करें, अल्लाह हमें भी इसी पर डाल दे। आयत 13 से 14 कुछ धमकियां हैं और खौफे खुदा रखने वाले ही कामयाब होते हैं। ये टॉपिक है इन आयात का। वकाल अल्लज़ीन कफरू लिरुसुलिहिम, काफिरों ने अपने रसूलों से कहा हम तुम्हें मुल्क बदर कर देंगे या तुम फिर से हमारे मजहब में लौट आओ। तो इनके परवरदिगार ने इनकी तरफ वही भेजी कि हम इन जालिमों को ही गारत कर देंगे और इनके बाद हम खुद तुम्हें इस जमीन में बसाएंगे। और आप देखिए ये वादा अल्लाह का हर नबी की कौम के साथ पूरा हुआ। पहले दबे हुए लोग होते थे, बाद में अल्लाह सुबहाना ताला उनको कैसे गलबे दे देता था। ये है इनके लिए और इनके लिए जो हम तुम्हें इस जमीन में आबाद करेंगे यानी बसाएंगे। ये है यानी ये पैगाम ये है उनके लिए जो मेरे सामने खड़े होने का डर रखें और मेरे सजा देने के वादे से खौफजदा रहें। अल्लाह हमें अपने से डरने वाला बना दे। आगे आयत 15 से 17 बहुत ही स्ट्रांग आयतें हैं। जहन्नमियों का कुछ तस्करा है और ईमान वाले एहसान फरामोश नहीं होते। बस तफ्तहु व खाब कुल्लु जब्बार ननीद, और उन्होंने फैसला तलब किया और तमाम सरकश जिद्दी नामुराद हो गए। इनके सामने दोजख है जहां पीप का पानी पिलाया जाएगा, कज लहू जिसे वह मुश्किल घूंट घूंट पिएगा फिर भी वह अपने गले से उतार न सकेगा। और इसे हर जगह से मौत आती दिखाई देगी लेकिन वो मरने वाला नहीं। और फिर इसके पीछे भी सख्त अजाब है। अल्लाहुम्म ला तजअलना मिन्हुम। आयत 18 से 20 अल्लाह के सामने हाजिरी का दिन आ गया। मसलुल लसीन कफरू बिरब्बिहिम आमालुहुम करमात, इन लोगों की मिसाल जिन्होंने अपने पालने वाले से कुफर किया इनकी मिसाल राख के मानित है जिस पर तेज हवा आंधी वाले दिन चले और उड़ा कर ले जाए। जो भी उन्होंने किया इसमें से किसी चीज पर कादिर नहीं होंगे। हाईलाइट कर लीजिए, कुफर के साथ नेकियां कबूल नहीं होती। यही दूर की गुमराही है। क्या तूने नहीं देखा कि अल्लाह ताला ने आसमानों और जमीन को बेहतरीन तदबीर के साथ पैदा किया? अगर वो चाहे तो तुम सबको फना कर दे और नई मखलूक लाए। अल्लाह पर यह काम करना कुछ भी मुश्किल नहीं। सब के सब अल्लाह के सामने रू बरू खड़े होंगे। तसव्वुर में लाइए जरा क़यामत के मैदान को। इस वक्त कमजोर लोग बड़ाई वालों से कहेंगे हम तो तुम्हारे ताबेदार थे, यानी वो जो प्रोफेशनल्स थे ना, लीड करने वाले लीडर टाइप लोग, और जिनके फुटस्टेप पे लोग भागते थे, मॉडल्स के पीछे भागने वाले, कहेंगे हम तो तुम्हारे पीछे थे, तुम्हारी बातें मानते थे, तुम बाजू कटवाते थे हम काट देते थे, तुम ट्राउजर अप करते थे हम अप करते थे, तुम शर्ट्स को ऊंचा करते ऊंचे करते नीचे, हम तो तुम्हारे पीछे ही डूबे थे, तो क्या तुम अल्लाह के अजाबों में से कोई अजाब हमसे दूर कर सकने वाले हो? क्या जवाब देंगे वो बेचारे, उनके पास तो इल्म नहीं था, तुम्हें तो इल्म आ गया। तुम उन तक भी इल्म ले जाओ, वो भी ये छोड़ देंगे, किसी को आग में नहीं जाना, किसी को जहन्नमी नहीं बनना। अब उनका जवाब सुनिए और इसको अपने दिल पे रखिए। और अगर आपकी रेंज में कोई ऐसी बहन और ऐसा भाई, इवन मुस्लिम और नॉन मुस्लिम है, जो ऐसी किसी गंदगी का शिकार है, उस तक पहुंचिए और उसको सुनाइए। क़यामत के दिन जाकर वो लोग क्या कहेंगे, वो जवाब देंगे कि अगर अल्लाह हमें हिदायत देता तो हम भी तुम्हें जरूर रहनुमाई करते। वो तो खुद बेहिदायते थे। आई एम लॉस्ट, लॉस्ट डोंट फॉलो मी, फिर भी तुम उसी गाड़ी के पीछे चलते रहे। अब तो हम पर बेकरारी करना और सब्र करना दोनों ही बराबर है, हमारे लिए कोई छुटकारा नहीं। यानी दोनों सूरतों में अल्लाह को हम पे तरस नहीं आ रहा। हाईलाइट कीजिए इस जुमले को और फ्लो चार्ट देखिए। قالوا لو هدانا الله لهديناكم, आयत 21 इब्राहिम का ये जुमला दिल की तख्ती पे लिखिए। दुनिया में हिदायत याफ्ता लोगों का साथ ना देने वालों को जो नुकसान होगा, और दुनिया में मतकब्बरीन की पैरवी करने वालों का पछतावा, जो दुनिया में सिर्फ फन एंड फ्रॉलिक को सब कुछ समझते रहे और सिर्फ जिंदगी में खुशी और बस घूमो, और जिनकी जिंदगी बस यही है कि ये पार्टी प्लेक्स है ये दुनिया नहीं, फन प्लेक्स नहीं है ये दुनिया। बुरी सोहबत दुनिया और आखिरत में रुसवाई का बायस होगी। अभी से छलांग लगा दीजिए इस गाड़ी में, इससे पहले कि जहन्नुम के स्टेशन पे उतर जाए, और अल्लाह सब ऐसे लोगों को इस रास्ते से उतार कर खैर के रास्ते पे ले आए। बुराइयों की दावत देने वालों को अल्लाह खैर की दावत पे ले आए। आयत 22-23, ये है शैतान की स्पीच, तो शैतान से बचकर चलना है। और ये कोट करें या आप बच्चों के साथ भी शेयर किया करें, बहुत दिलचस्पी से सुनेंगे यह हिस्से आयतों का। वकाल शैतान लम्मा कुदिया लम्रु इन्नल्लाह वादकुम, जब और काम का फैसला कर दिया जाएगा, शैतान कहेगा कि अल्लाह ने तो तुम्हें सच्चा वादा दिया था और मैंने तुमसे जो वादे किए थे इसके इनके खिलाफ किया, मेरा तो तुम पर कोई दबाव तो था नहीं, हाँ मैंने तुम्हें पुकारा और तुमने मेरी मान ली। बस तुम तो लब्बैक कहने को पहले ही तैयार थे गुनाह की महफिल पे, और वो नेकियों वाले जो बार बार बुलाते रहते थे उनके मामले में तुम्हारा क्या हाल था। बस तुम मुझे इल्जाम न लगाओ बल्कि खुद अपने आप को मलामत करो, न आज मैं तुम्हारी मदद कर सकता हूँ यानी फरियाद रसी, और न तुम मेरी फरियाद को पहुंचने वाले हो। मैं तो सिरे से मानता ही नहीं कि तुम मुझे इससे पहले अल्लाह का शरीक मानते रहे, यकीनन जालिमों के लिए दर्दनाक अजाब है। जो लोग ईमान लाए और नेक अमल किए वो इन जन्नतों में दाखिल किए जाएंगे जिनके नीचे चश्मे जारी हैं, जिन्हें वहां हमेशगी होगी अपने रब के हुक्म से, जहां इन्हें हमेशगी होगी अपने रब के हुक्म से, जहां इनका खैर मकदम सलाम से होगा। जरा सपने आपको जन्नत के दरवाजे पे लेके आयत सुनिए। तहियतुहुम फीहा सलाम, इसके लिए दुनिया में आपको सलाम कबूल करना पड़ेगा, इसलिए आयत 24 से 25 में इस्लाम ए टू जी। खूबसूरत तरीन नुक्ता है इस सूरत का, आपको बंदे मोमिन और इस्लाम को एक दरख्त के साथ रिलेट करके दिखाया जा रहा है। आइए देखते हैं। अलम तरा कैफ दरबल्लाहु मसलन कलिमतन तय्यिबा, क्या आपने नहीं देखा कि अल्लाह ने पाकीज़ा बात की मिसाल किस तरह बयान फरमाई। मिसल एक पाकीज़ा दरख्त के जिसकी जड़ मजबूत है और जिसकी टहनी आसमान में है। मोमिन को यहां कलम शजरा से और शजर तय्यिबा से मुमासलत दिया गया। कौन है वो जो अपने परवरदिगार के हुक्म से हर वक्त अपने फल लाता है और अल्लाह ताला लोगों के सामने मिसालें बयान फरमाता है ताकि वो नसीहत हासिल करें। इसके बरक्स एक और दूसरा कलमा है, उसको भी लीजिए, फिर दोनों का रिलेशन देखेंगे। तो आयत 26, कलमा खबीसा यानी शिर्क वाला, कुफर वाला, गंदा, हक के खिलाफ बातिल को प्रमोट करने वाला जुमला, कोई भी समझ लीजिए, ये कभी फायदा नहीं देगा। कैसे? व मसलु कलिमतिन खबीसतिन का शजरतिन खबीसा, और नापाक बात की मिसाल गंदे दरख्त जैसी है जो जमीन के कुछ ऊपर ही से उखाड़ लिया जाए, यानी उसकी फाउंडेशन स्ट्रांग नहीं है, डीप रूटेड नहीं है, और इसे तो कुछ सुबात भी नहीं। ये है हक के मुकाबले में बातिल, पनपता ही नहीं है, थोड़े दिन में खत्म हो जाता है आपकी जिंदगी से। मुनकिर की बात कलमा खबीसा से रखी गया है 26 में। तो ये थोड़ा सा जरा इस एनालिटी को समझते हैं। ये है एक सर सब्जो शादाब दरख्त, ये है मोमिन जो कलमा हम पढ़ते हैं ना, इसको आप कहते हैं पहला कलमा तैयब, तैयब मैंने पाक ला इलाहा इल्लल्लाह। तो ला इलाहा इल्लल्लाह पढ़कर बंदा मोमिन एक दरख्त की सूरत में बामकसद बनता है, درخت کا ہر حصہ کھایا جاتا ہے، اس کی ٹہنیوں سے بھی فائدہ ہے، اس کی شاخوں سے، اس کے پتوں سے، اس کے پھل سے، چھلکوں سے، اور سایہ بھی دیتا ہے، اور درخت دیکھیے کہ کٹنے کے بعد پیچھے فرنیچر کے لیے لکڑی بھی چھوڑ جاتا ہے۔ مومن کو بھی ایسا ہی بننا ہے، اور آج آپ نے یہ نیت کر کے اٹھنا ہے یہاں سے، میں نے اللہ کے رستے میں خود کو والنٹیئر کر دینا ہے۔ اپنی سکلز پیش کیجئے، آج آپ کو والنٹیئر فارم لسٹ میں بھیجیں گے انشاءاللہ، آپ اپنی سکلز کے مطابق اگر چاہتے ہیں با مقصد با آرگنائز طریقے سے کام کرنا، ٹریننگ لینا، تو یو آر موسٹ ویلکم، کیونکہ آپ کو اللہ کے کام سے کوئی نہیں پیچھے کر سکتا۔ پھر اس کے بعد آپ دیکھیے کہ یہ درخت اگتا کیسے اور گرو کیسے ہوتا ہے، تعلق باللہ مضبوط ہوتا جاتا ہے، شریعت کی پابندی مضبوط ہوتی جاتی ہے، پھر اپنے نفس کو آپ دباتے جاتے ہیں، دن بدن آپ کی زندگی پاکیزہ ہوتی جاتی ہے، اور ایک دن آپ انسانیت کا نفع دینے والے بنیں گے۔ بالکل ایک کومپل سے شروع ہوتا ہے، تو اگر آج تک آپ نے زندگی میں کچھ بھی نہیں کیا تو ڈونٹ وری۔ یہاں دیکھیے آپ کو آپ کے با مقصد ہونے کا طریقہ سکھاتے ہیں۔ بس آپ اس ایک سلائڈ میں دیکھ رہے ہیں کہ ایک بیچ ہے چھوٹا سا اللہ کی محبت کا، یہ آپ کے پہلی دفعہ قرآن پڑھنے والوں کے لیے، جنہوں نے ہر سال سنا ہے ان کو تو اس فلو چارٹ کی بالکل ضرورت نہیں، کیونکہ آلموسٹ ہر دورے قرآن میں ہم پچھلے کئی سال سے یہ دکھاتے ہیں، لیکن اس سال نئے لوگوں کے نام، ہدایت کی طلب والوں کے نام دیکھیے گا۔ اس انالوجی میں آپ اپنے آپ کو ڈھونڈیے، آپ کدھر ہیں۔ یہ بیچ جو اس وقت 13 پارے پڑھنے کے بعد آپ کے دل میں اللہ کی محبت کا ڈل ہے، اس کے اوپر یہ قرآن کی وحی جو قرآن پاک کا ترجمہ آپ سن رہے ہیں، یہ زمین آپ کا دل ہے، اپنا نام لکھیے بندہ مومن کے دل کی جگہ۔ اب اس وقت تو جل رہا ہے، اب آگے کیا ہوگا کہ اس پودے کو پنپنے کے لیے کیا ہے؟ بس دورہ قرآن کافی ہے؟ نہیں، آپ کے دل میں محبت کا جو بیج ڈلا ہے، اب اس کو آگے زرخیز زمین، عمدہ کھاد، پانی، سورج، روشنی سب کی ضرورت ہوگی۔ اگلے سٹیپ پہ کیا ہوگا، نیکسٹ سلائیڈ پہ چلیے۔ کچھ دن بعد، اور مجھے امید ہے کہ 12 یا 13 پارے پڑھنے کے بعد اب جڑیں تو اندر آ گئی ہیں، اپنے ہدایت کے سفر کو چیک کیجئے، تعلق باللہ، تعلق برسول، ایمان بالآخرہ کی جڑیں نکلی، یعنی جڑیں عقیدہ، آپ کو ضرورت محسوس ہونے لگ گئی اللہ کی، نبی صلی اللہ علیہ وسلم سے ایک ہلکی سی کسک جگ گئی ہے، اور آپ کو اپنے مرنے کے بعد اپنے انجام کی فکر لگی ہے، تو مبارک ہو، آپ متقی مومن بن چکے ہیں، آپ کی جڑیں لگ گئی ہیں۔ اوپر آپ دیکھ رہے ہیں پتلی سی ڈالی ہے، ڈنڈی سی ہے، یہ وہ ڈنڈی ہے جو آپ سے پھر عبادات کی صورت میں مطلوب ہے۔ کم از کم فرض پڑھنے شروع کر دیجئے، اور اسی طرح روزے رکھنے شروع کر دیجئے، 5 وقت کی 5 پلرز آف اسلام آپ کی یہ کومپل ہے، اور پھر اوپر آپ کے ساتھ جو ہلکی سی پتیاں ہیں، یہ وہ سکون اور اطمینان ہے جو اللہ بذکر اللہ تطمئن القلوب۔ آپ اس قرآن کو سننے کے بعد جتنے اچھے ماحول میں رہیں گے، جتنا اچھے لوگوں کی صحبت میں رہیں گے، جتنا نیکیوں کے ماحول میں رہیں گے، تو ایک دن آپ کیسے بنیں گے، یہ ہے آپ کا مستقبل۔ اس درخت کو اپنے فون کے سیور پہ ڈال دیجئے، آپ کا سکرین سیور بن جائے، کہ آپ نے ایک دن انشاءاللہ ایمان کا، اسلام کا سر سبز و شاداب درخت بننا ہے، کہ آپ کا عقیدہ بھی درست، ایمان کے بڑھنے کے ساتھ ساتھ انسان کے دل میں اللہ کی محبت، رسول کی محبت بڑھتی ہے، اور آخرت پر یقین مضبوط ہوتا ہے، پھر نماز، روزہ، حج، زکوٰۃ، دعا، جہاد، عبادات کی صورت میں پختہ ہوتی ہیں، پھر آپ کے معاملات اچھے ہونے ہوں گے۔ اپنی بیوی کا خیال رکھیں، اپنے شوہر کا خیال رکھیے، بچوں کو دیکھیے، ماں باپ کو دیکھیں، حقوق العباد پختہ ہوں گے، پھر آہستہ آہستہ آپ صدقہ خیرات میں آگے بڑھتے جائیں گے، اور پھر آپ کا اخلاق بازاری اخلاق نہیں رہے گا، بلکہ اللہ کے رسول کے حکموں کے مطابق ہوگا، اور دنیا سے جانے سے پہلے آپ ایک سوشل ویلفیئر بن چکے ہوں گے، کیونکہ بندہ مومن کا معاشرتی فلاح و بہبود میں بہت حصہ ہوتا ہے۔ پھر جہاں بھی جائیں گے، جو بھی کام کریں گے، آپ کا وہ کام صرف دنیا کے لیے نہیں بلکہ آخرت کے لیے ہوگا۔ اللہ ہمیں ایمان کے سرسبز و شاداب درخت بنا دے۔ یہ تو تھی دنیا کی بات، اب آگے آپ کی قبر میں کیا آنے والا ہے سنیے گا، اور اس کے بعد تو پھر واقعی لبیک کہنے کو دل کرتا ہے۔ آئے 27 سے 30، قبر میں اللہ پر ایمان جمائے گا، یعنی جتنا آج ایمان پختہ ہے اتنا قبر میں ثابت رہیں گے۔ کیسے؟ یثبت اللہ الذین آمنوا، ایمان والوں کو اللہ تعالیٰ پکی بات کے ساتھ مضبوط رکھتا ہے، دنیا کی زندگی میں بھی اور آخرت میں بھی۔ ہاں، بے انصاف لوگوں کو اللہ بہکا دیتا ہے، اور اللہ جو چاہے کر گزرے۔ اللہ قبر کے منکر نکیر کے سوالوں پہ آپ سب کو کامیاب کر دے۔ اس پہ لیکچرز میں بہت سارے، کوئی بھی لیکچر دے دیجئے اگر کوئی سننا چاہے، کہ قبر میں کیا ہوتا ہے مرتے ہی، مرنے والے کی قبر کی پہلی رات، اور اس پہ قبر کا بیان ہم نے لندن انسٹیٹیوٹ میں ایک بک کی تھی آج سے میں بھی 7-8 ماہ پہلے، आप उसको भी थोड़ा थोड़ा करके सुनने की नियत करके टैग कर लीजिए, ताकि जब मौका मिले और ईद की छुट्टियों में आपको ये ना लगे कि आप अब कुछ भी नहीं कर रहे। फिर फरमाया कि आपने इनकी तरफ नजर नहीं डाली जिन्होंने अल्लाह की नेमत के बदले नाशुकरी की। अल्लाह हमें इस किताब की नाशुकरी करने वाला न बनाना, और अपनी कौम को हलाकत के घर में ला उतारा, यानी दोजख, जिसमें ये सब जाएंगे जो बदतरीन ठिकाना है। उन्होंने अल्लाह के हम सर बना लिए कि लोगों को अल्लाह की रास्ते बहकाएं। आप कह दीजिए कि खैर मजे कर लो, तुम्हारी बाजगश तो आखिर जहन्नुम ही है। अल्लाह जहन्नुम के दरवाजे पे किसी को न पहुंचाए, उससे पहले छलांग लगा दीजिए अपने गुनाहों की गाड़ी में से। आयत 31 से 34 है। अल्लाह की कुछ नेमतों का तस्करा है आपके मेरे सामने। قُلْ لِعِبَادِيَ الَّذِينَ آمَنُوا يُقِيمُوا الصَّلَاةَ, मेरे ईमानदार बंदों से कह दीजिए कि नमाजों को कायम रखें, और जो कुछ हमने इन्हें दे रखा है इसमें से कुछ न कुछ पोशीदा और जाहिर खर्च करते रहें, इससे पहले कि वो दिन आ जाए जिसमें ना खरीदो फरोख्त होगी और न दोस्ती और न मोहब्बत। आप कहेंगे ये संडे का दिन होगा, सारी दुकानें बंद, ये हड़ताल का दिन है, ये कर्फ्यू का दिन है, ये लॉकडाउन का दिन है, ये सारे मॉल्स बंद होने का दिन है। तो जवाब है कि नहीं, ये यौमुल क़यामा है, उस दिन कोई डील नहीं मिलेगी, कोई चीज ऑफर पे नहीं होगी, आज है ऑफर पे। सुन्नत फर्ज बन चुके, नफिल फर्ज बन चुके, 170 पे आ गया। आज जिस नेकी की नियत करेंगे आपको 70 गुना अजर देने से भी अल्लाह नहीं चुकता। अल्लाह वो है जिसने आसमान और जमीन को पैदा किया और आसमानों से बारिश बरसाकर इसके जरिए तुम्हारी रोजी के लिए फल निकाले हैं, और कश्तियों को तुम्हारे बस में कर दिया कि दरियाओं में इसके हुक्म से चलें फिरें। इसी ने नदियां और नहरें तुम्हारे इख्तियार में कर दी हैं। इसी ने तुम्हारे लिए सूरज चांद को मुसख्खर कर दिया है कि बराबर ही चल रहे हैं, और रात दिन को भी तुम्हारे काम में लगा रखा है। इसी ने तुम्हें तुम्हारी मुंह मांगी कुल चीजों में से दे रखा है। तसव्वुर में लाइए, वाताकुम मिन कुल्ली मा सअल्तुमूहु, कितनी चीजें भी मांगे दी उसने। अगर तुम अल्लाह के एहसान गिनना चाहो तो इन्हें पूरे गिन भी नहीं सकते। यकीनन इंसान बड़ा ही बेइंसाफ और नाशुक्र है। आप देखिए कि अल्लाह ताला शुरू में हमारी नीड्स पूरी करता है ना, तो हम वांट्स पे आ जाते हैं, फिर वो वांट्स पूरी करता है तो फिर उसका तो सिलसिला ही नहीं खत्म होता। यानी जरूरियात पूरी करता है तो ख्वाहिशात भी वही पूरी करता है। तो उसी से कहिए कि अल्लाह हमारी आखिरत की भी जन्नत की नेमतों की ख्वाहिश को पूरा कर देना। आगे अब सूरत का कह लीजिए कि एंडिंग की तरफ चलेंगे। सूरत इब्राहिम है तो हजरत इब्राहिम के तस्करे। आयत 31 से 41, वइस काल इब्राहिम रब्बी जल हाजल बलद आमीना, इब्राहिम की दुआ से भरा हुआ रुकू है। इब्राहिम की ये दुआएं याद कीजिए और आप भी इस पे आमीन कहिए अपने अपना सोचकर। जब उन्होंने कहा है मेरे परवरदिगार इस शहर को अमन वाला बना दे, और मुझे और मेरी औलाद को बुत परस्ती से बना दे। कल के पारे के साथ मैंने ये दुआ रखी थी, पता नहीं आप तक पहुंची कि नहीं। आज की नस्लों के लिए ये दुआ लाजिमी मांगे, क्योंकि बच्चे दीन छोड़ रहे हैं, अल्लाह उनके दीन ईमान की हिफाजत करे। ऐ मेरे पालने वाले माबूद, इन्होंने बहुत से लोगों को रास्ते भटका दिया है, बस मेरी ताबेदारी करने वाला मेरा है, और जो मेरी नाफरमानी करे तो तू ही माफ करने वाला और करम करने वाला। सिर्फ दुआएं मांग के सो गए थे जाके इब्राहिम घर में? नहीं, देखिएगा हक और बातिल के इस मार्के में, अरूज और जवाल की इस दास्तान में इब्राहिम का इनपुट क्या था, कि अपने बीवी बच्चे को अल्लाह का घर आबाद करने के लिए कहां छोड़कर आते हैं। ऐ मेरे परवरदिगार, मैंने अपनी कुछ औलाद को इस बेखेती की वादी में तेरे हुरमत वाले घर के पास बसा दिया, अपना घर वीरान कर लिया अल्लाह तेरे घर को आबाद करने में। अल्लाह हमें भी इसकी तौफीक दे, ये घर ही ना बसते रहें और तेरे घर वीरान न रहें। ऐ हमारे परवरदिगार, ये इसलिए कि वो नमाज कायम रखे, बस तू जो कुछ लोगों के दिलों को बस तू कुछ लोगों के दिलों को इनकी तरफ माइल कर दे, और इन्हें फलों की रोजियां अनायत फरमा, ताकि वो शुक्रगुजारी करें। आप भी अपने बच्चों के लिए दुनिया भी मांगी है लेकिन आखिरत के साथ। ऐ हमारे परवरदिगार, तो खूब जानता है कि जो हम छुपाएं और जो जाहिर करें, जमीन और आसमान की कोई चीज अल्लाह पर पोशीदा नहीं। अल्लाह का शुक्र है जिसने मुझे बुढ़ापे में इस्माइल और इसहाक अता फरमाए। देखिए एक बच्चे को अल्लाह के लिए जरा सपने से दूर किया, अल्लाह ने दूसरे बच्चे की उम्मीद दिला दी। ये है आपका रब जो एक के बदले में दस दस देता है। अल्लाह आपको मुझे भी अपनी खैर की रहमत की चीजें अता फरमाए। कुछ शक नहीं कि मेरा पालने वाला अल्लाह दुआओं को सुनने वाला है। ऐ मेरे पालने वाले, मुझे नमाज का पाबंद रख और मेरी औलाद से भी। ऐ हमारे रब, हमारी दुआ कबूल फरमा। ऐ हमारे परवरदिगार, मुझे बख्श दे और मेरे माँ बाप को भी बख्श दे। आमीन तो बोलिए। और दीगर मोमिनों को भी जिस दिन हिसाब होने लगे। हम खुद तो ऐसी दुआएं मांग भी नहीं सकते, हमें तो मांगनी भी नहीं आती, लेकिन अम्बिया किराम के जरिए ये दुआएं जो मांगी गई हैं, इसको याद करेंगे इंशाअल्लाह ताला, और खास तौर पर हिसाब के दिन को। तो देखिए आयत 40, 42, 41 दुआएं हैं। रब्बी जालनी मुकीमस सलाती व मिन ज़ुर्रियती रब्बना व तक़ब्बल दुआ। रब्बना ग़फ़िरली व लिवालिदैय व लिल मोमिनीन यौम यक़ूमुल हिसाब। ये थी दुआएं। अब देखते हैं कि इब्राहिम अलैहिस्सलाम ने जो किया, एक पोइम है, गो के वक्त नहीं, लेकिन आपका हक बनता है कि बोनस के तौर पे आपको हजरत इब्राहिम का ये सारा किस्सा एक किस पोइम की सूरत में सुना दूं। अबुल असर हफीज जालंधरी साहब की ये पोइम आपको भी जरूर मोटिवेट करेगी हक और बातिल के आज के दौर के मार्कों में ये कुर्बानियां देने के लिए। कहते हैं कि सहर के वक्त इब्राहिम ने उठकर दुआ मांगी, सुकूने कल्ब मांगा, खुए तस्लीमो रजा मांगी। के मालिक, अमल को ताबे इरशाद करता हूँ, मैं बीवी और बच्चे को यहाँ आबाद करता हूँ। इसी सुनसान वादी में इन्हें रोजी का समा दे, इसी बेबरगो सामानी में शाने सदे बहारा दे। इलाही नस्ले इस्माइल भड़कर कौम हो जाए, ये कौम एक रोज पाबंदे सलातो सोम हो जाए। इसी वादी में तेरा हादी मौत पैदा हो पैदा। ये देखिए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए जो दुआ मांगी थी उसकी तरफ इशारा है। अल्लाह अकबर कबीरा। करे जो फितरत इंसान को तेरे नाम पर शैदा, बशारत तेरी सच्ची है, तेरा वादा भी सच्चा है। बस अब तू ही मुहाफिज ले, ये मेरा बीवी और बच्चा है। वादिये गैर अजीज और इनमें माँ बेटे की तन्हाई, पैगंबर ने दुआ के बाद इस वादी से रुख मोड़ा। जिनाबे हाजिरा को और बच्चे को यहीं छोड़ा, जिनाबे हाजिरा बैठी थी सी सहराए वहशत में, संभाले तिफले आलीशान को आगोशे उल्फत में। यहाँ सहरा ही सहरा था, चटाने ही चटाने थी, जनाबे हाजरा या एक बच्चा दो ही जाने थी। न दाना था न पानी था, न दाना था न पानी था, भरोसा था फक्त रब पर। बड़ी जब धूप की गर्मी तो जान आने लगी लब पर, जमीन का जर्रा जर्रा मेहर की सूरत चमका। बहुत बेताब थी माँ, गोद में बच्चा बिलकता था। अच प्यास को कहते हैं, अच से करबो बेचैनी जो देखी अपने जाए की, यानी अपने बच्चे की प्यास बर्दाश्त नहीं हो रही थी हाजरा से। लिटाया खाक पर बच्चे को एक पत्थर के साए में, सफा मरवा पर हर सू तलाशे आप में दौड़ी। बुलंदो पस्त पर फिक्रे शह नायाब में दौड़ी, कभी सिमट जाती थी कभी उस सिमट जाती थी। ख्याल आता था बच्चे का तो फौरन लौट आती थी, तड़पते देखकर बच्चे को भड़ जाती थी बेताबी। टपक पड़ती थी अश्क या इससे पानी की नायाबी। बहुत ढूंढा न कुछ आसार पानी के नजर आए, जिधर उठी नजर झुलसे हुए टीले नजर आए। यूं ही बस सात बार आई गई पानी नहीं पाया, चटाने सुर्ख पाई दश्ते शोला आफरी पाया। क्यामत की घड़ी थी पड़ गए पाँव में छाले, चली जाती थी आंखें आप में बच्चे में दिल डाले। सुनी आवाज नन्ने के बिलखने और रोने की, तड़प उठी के साथ आ गई है जान खोने की। यानी बीबी हाजरा को लगा क्या मेरा बच्चा फौत हो जाएगा, आपने मैंने क्या देखा राहे हक में। रोइए तड़पिए, आज की माँ बच्चे को खाने के साथ बस्ते भर भर के छोड़कर भी आकर दीन का काम करने के लिए तैयार नहीं है। अल्लाह हमारे हाल पे रहम कर दे। ये कल्बे हनीफ की पुकार अपने दिल पर लीजिए। पलट आई तो देखा दूर से नन्ना तड़पता है, कि जिस पत्थर के साए में लिटाया था वो तपता है, रगड़ते एड़ियां देखा जमीन पर अपने बच्चे को, पुकारा हाजरा ने कांप कर अल्लाह सच्चे को। आज आप भी पुकारिए, बातों से कुछ नहीं होगा, एक और पारा पूरा होगा, आप खुशी खुशी घर जाकर इफ्तारी की तैयारियां शुरू हो जाएंगे और अपने बच्चों को 6-6 किस्म के खाने खिलाइए, शौक से खिलाइए, लेकिन इस दर्द को पाइए। ये एक मां और बाप की कुर्बानी थी अपने बच्चे के साथ, एक बूढ़े इब्राहिम हनीफ की कुर्बानी थी। और जब हनीफियत होती है ना तो दिल यही कुर्बानियां देना चाहता है। आप अपने घर ही नहीं जाते, आप कहते अल्लाह का घर ही मेरा घर है, फिर मस्जिदें मुत्तकियों के घर बन जाते हैं। करीब आई तो पर खोले हुए जिब्राइल को पाया, अंगूठा चूसते साए में इस्माइल को पाया, ठिठक कर रह गई कौर नजारा नजर आया, करीब पाए इस्माइल फवारा नजर आया, जमीन पर एड़ियां बच्चे ने रगड़ी थी, वाह नचारी हुआ था चश्मा आब सर दो शीरी का वहीं जारी, हुआ था चश्मा आब सर दो शीरी का वहां जारी। ये पहला मोजज़ा था पाए इस्माइल कम सिन से, के चश्मा जिसका जमजम नाम है जारी इस दिन से। बियाबां में खुदा की रहमतें जब इस तरह पाई, झुकी पेश है खुदा और शुक्र का सजदा बजा लाई, बुझाई सैयदा ने प्यास बच्चे को मिली राहत, खजूरे खुल्द की रख कर फरिश्ता हो गया रुखसत। आप चाहते हैं कि यहां भी चश्मे खुले जमजम के? आप अपने अपने मुल्कों के लिए तड़पें। गैर अजीज आरिन, जब मैं अमेरिका से नॉर्वे आई थी तो मुझे भी यही लगा था, ये गैर अजीज आरिन है। उस दिन मुझे समझ आया था कि अल्लाह ताला क्या चाहता है इस शहर के लिए। हमारा हिस्सा डलवा दिया अल्लाह ने, अब आपके हवाले है ये जगह। आप जितने नॉर्वे से लोग सुन रहे हैं, आप सबके लिए ये हुज्जत है। अल्लाह ताला कैसे घरों को छुड़वा के कहां से लोगों को ले आता है? क्या हम इतने आराम तलब हो जाएं? और अब आखिरी आयतें पारे की और सूरत की भी, कि जिससे आपको आखिरत के कुछ मनाजर दिखेंगे। आयत 42-51। वला तखसबनल्लाह गाफिलन अम्मा यामलुज जालिमून, ना इंसाफों के अमाल से अल्लाह को गाफिल न समझो, वो तो इन्हें इस दिन तक मोहलत दिए हुए है जिस दिन आंखें फटी की फटी रह जाएंगी। वो अपने सर ऊपर उठाए दौड़ भाग रहे होंगे, खुद अपनी तरफ से भी इनकी निगाहें न लौटेंगी और इनके दिल खाली और उड़े हुए होंगे। हाईलाइट कर लीजिए, हक को बातिल के इस अरूज और जवाल में अगर आपने हक का साथ ना दिया तो एंड पे दिल खाली होगा। बूढ़े लोगों के बाल भी सफेद हो जाते हैं ना, तो आंखों में आप एक जुमला लिखिए, क्या लिखा है आपने? अलिफ हमजा और हा, इसमें दो लाम डाल लीजिए तो अल्लाह बन जाएगा। आखिरी उम्र में आहें भरने से बेहतर है जिंदगी को अल्लाह के नूर से, अल्लाह के कलाम से भर दें और इब्राहिम जैसी जिंदगी बसर करके फोकस्ड होके इस दीन के खादिम बनकर दुनिया से जाइए। लोगों को इस दिन से होशियार कर दे जबकि इनके पास अजाब आ जाएगा और जालिम कहेंगे कि ऐ रब हमें थोड़े बहुत करीब के वक्त तक ही मोहलत दे देता कि हम तेरी तबलीग मान लें और तेरे पैगंबरों की ताबेदारी में लग जाएं। क्या तुम इससे पहले भी कसमें नहीं खा चुके, पहले नहीं खाते थे कि तुम्हारे लिए दुनिया से टलना ही नहीं, यानी वहां जाके माफियां मांग रहा है? तो आइए आज हिदायत की तलब के साथ, अगर दिल थोड़ा सा नरम हुआ है, रिक्कते कल्बी आई है, तो यहां कर लें कि अल्लाह उस दिन की नहीं आज के दिन की माफी चाहिए, आज मुझे इस चीज के साथ लगा दे क्योंकि कल तो तौबा कबूल नहीं है, आज इंशाल्लाह कबूलियत के वादे हैं। और क्या तुम इन लोगों के घरों में रहते सहते ना थे जिन्होंने अपनी जानों पर जुल्म किया, और क्या तुम पर वो मामला खुला नहीं कि हमने इनके साथ क्या कुछ किया? हमने तो तुम्हारे समझाने को बहुत सी मिसालें बयान कर दी थी और ये अपनी चालें चल चुके हैं और अल्लाह को इनकी तमाम चालों का इल्म है, और इनकी चालें ऐसी न थी कि इनसे पहाड़ अपनी जगह से टल जाएं। आप हरगिज ख्याल न करें कि अल्लाह अपने नबियों से वादा खिलाफी करेगा। अल्लाह ताला बड़ा ही गालिब और बदला लेने वाला है, जिसने जमीन इस जमीन के सिवा और ही बदल दी जाएगी और आसमान भी, और सब के सब अल्लाह वाहिद गलबे वाले के रूबरू होंगे। आप इस दिन गुनाहगारों को देखेंगे कि जंजीरों में मिले जुले एक जगह जकड़े हुए होंगे। इनके लिबास गंधक के होंगे, कॉपर, और आग इनके चेहरों पर चढ़ी हुई होगी। ये इसलिए कि अल्लाह ताला हर शख्स को इसके किए हुए आमाल का बदला दे। बेशक अल्लाह ताला को हिसाब लेते कुछ देर नहीं लगती। क्या आप और मैं चाहते हैं कि कुछ लोग इस इंजाम का शिकार हों आखिरत में? नहीं तो फिर आज हक और बातिल के इस मार्के में कूदिए और अपने इर्द गिर्द के कुफर को इस्लाम में और बेअमली को इस्लाम में बदलिए। और उसका तरीका अल्लाह आपको आखिरी आयत में पारे की सूरत के आखिर में देता है। कुरान एक पैगाम हक है, हाज़ बलागु लिन्नास। कुरान एक पैगाम हक है, कैसे? ये कुरान एक तमाम लोगों के लिए इत्तला नामा है, एक खत है, एक लेटर है, एक ब्रेव है, किसके जरिए से वो होशियार कर दिए जाएं और बखूबी मालूम कर लें कि अल्लाह एक माबूद है, ताकि अक्लमंद लोग समझ बूझ से काम लें। अल्लाह अकबर कबीरा। ये खत आपके हाथ में, अब जिसको चाहे दे दें और चाहे तो बंद करके रख दीजिए और जुस्तानों में डाल दीजिए और सोने चांदी के वर्कों से इसके ऊपर काम करवा दीजिए और गोटा किनारी करके बेटी के जहेज में दे आइए। ये आप जाने आपका काम, अल्लाह ने तो हुज्जत तमाम कर दी। और एक आयत है सिर्फ सूरत हिजर की, आगे एक ही आयत है, 15वें नंबर की आयत है, कौम का नाम है, कल बात कर लेंगे इस पे। आइए पढ़ते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अलिफ लाम र। तिल्का आयातुल किताबी व कुरानिम मुबीन। व कुरानिम मुबीन। अलिफ लाम र। ये आयात हैं किताब इलाही और कुरान मुबीन की। अल्लाह ने यह आयत क्यों रखी इधर, कभी आप सोच रहे हैं? आपको मुझे जाते जाते सूरत इब्राहिम की भी आखिरी आयत याद रहे और सूरत हिजर की भी पहली आयत याद रहे, तो आपको यकीन आ जाए कि आज हक और बातिल के इस मौज मार्के में अगर उम्मत मुस्लिमा को उरूज देना दिलाना चाहते हो तो इस किताब को आम कर दो। अलामा इकबाल ने भी कहा था कि औरत उठ कुरान पढ़, तेरे इस कुरान ने उमर के दिल की दुनिया बदल दी थी। और मैं भी आपको अलामा इकबाल का एक पैगाम देती हूँ कि जिंदगी को मुख्तसर समझिए और इस काम में, इस रास्ते में अपने आप को खपा दीजिए, क्योंकि मौत को समझे हैं गाफिल। इख्तिताम जिंदगी है ये शाम जिंदगी, सुबह दवा में जिंदगी। यानी अगर आपने मैंने मर के मिट जाना होता ना तो काफी था, फिर जैसा भी कर लें, जो भी हुआ खत्म कर लिया मामला। लेकिन मौत जो है ना, ये शाम है, आफ्टरनून है, असल सुबह दवा में जिंदगी अगले जहान में होगी। जो लोग आज अल्लाह के दीन को सर्व करते हुए अल्लाह के बंदों को अल्लाह से जोड़ते हुए जाएंगे, उम्मीद की जाती है कि उनकी वो नई जिंदगी की सुबह बहुत खूबसूरत होगी। अल्लाह हमें ऐसे ही लोगों में मरते दम तक रखे और इसी रास्ते में हमारी जाने जाएं और हमारी नस्लें भी इसी रास्ते में खप जाएं। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम। वतुब अलैना इन्नका अंतत तव्वाबुर रहीम। वसल्लल्लाहु तआला खैरी खल्किही व असहाबिही अजमईन बिरहमतिका या अरहमुर राहिमीन आमीन। अस्सलामु अलैकुम व रहमतुल्लाह। एक्स्ट्रा टाइम अल्लाह ताला आपके हक में बरकत डाल दे।